लुकाले लेखेको सुसमाचार अध्याय एक।
हाम्रा माझमा घटेर पूरा भएका घटनाहरूको विवरण संग्रह गर्ने काम धेरैजनाले आफ्नो हातमा लिएका छन्।
तिनीहरू जो सुरुदेखि नै वचनका प्रत्यक्ष गवाह र सेवकहरू थिए, तिनीहरूले यी कुरा हामीलाई सुम्पिदिए।
माननीय थियोफिलस, मैले आरम्भदेखि नै सावधानी साथ सबै कुराको खोजी गरेको छु र तपाईँको निम्ति एउटा क्रमै अनुसारको विवरण लेख्नु मलाई असल लाग्यो,
ताकि तपाईँलाई बताइएका विषयहरूको सत्यता तपाईँलाई थाहा होस्। यहुदियाका राजा हेरोदको पालोमा अबियाका दलका जकरिया नाउँ भएका एउटा पूजाहारी थिए। तिनकी पत्नी हारुन वंशीकी थिइन्। तिनको नाउँ एलिसिबा थियो। ती दुवै परमेश्वरको सामुन्ने धार्मिक थिए र परमप्रभुका सबै आज्ञा र धार्मिक विधानहरूमा निर्दोष भई हिँड्थे।
तर तिनीहरूको कोही सन्तान थिएन, किनभने एलिसिबा बाँझी थिइन् र ती दुवैको उमेर ढल्किसकेको थियो। जब जकरिया परमेश्वरको सामुन्ने आफ्ना दलको पालोमा पूजाहारी काम गरिरहेका थिए, तब पूजाहारीका सेवाको रीत अनुसार चिट्ठा हाल्दा परमप्रभुको मन्दिरभित्र पसेर धूप बाल्ने काम जकरियालाई पर्यो। धूप बाल्ने बेलामा मानिसको सारा भिड बाहिर प्रार्थना गरिरहेको थियो। परमप्रभुको एउटा स्वर्गदूत धूप वेदीको दाहिनेपट्टि उभिरहेका देखा परे। जकरिया तिनलाई देखेर आत्तिए र भयभीत भए। तर दूतले तिनलाई भने,
नडराउ जकरिया, किनभने तिम्रो प्रार्थनाको सुनाई भएको छ। अब तिम्री पत्नी एलिसिबाले तिम्रो निम्ति एउटा छोरो जन्माउनेछ र तिमीले तिनको नाम योहन्ना राख्नु। तिमीलाई रमाहट र आनन्द हुनेछ र धेरैजना तिनको जन्ममा रमाउने छन्, किनभने तिनी परमप्रभुको सामने महान हुनेछन्। तिनले दाखमत र अरू कुनै पनि मत कहिले पिउने छैन र आफ्नो आमाको गर्वदेखि नै तिनी पवित्र आत्माले भरिपूर्ण हुनेछन्। तिनले इसरायलका सन्तानहरूमा धेरैलाई तिनीहरूका परमप्रभु परमेश्वरतिर फर्काउनेछन्। बाबुहरूका मन छोराछोरीहरूतिर र अनाज्ञाकारीहरूलाई धर्मीहरूको बुद्धितिर फर्काउन र प्रभुको निम्ति योग्य तुल्याइएको एक जाति तयार पार्न उहाँको अघि तिनी एलियाको आत्मा र शक्तिमा जानेछन्।
तब जकरियाले दूतलाई भने,
यो मैले कसरी जान्ने? म बुढो भए र मेरी पत्नीको उमेर पनि ढल्किसकेको छ।
स्वर्गदूतले तिनलाई भने,
म गब्रियल हुँ, म परमेश्वरको सामुन्ने उभिरहन्छु। तिमीसँग कुरा गर्न र यो खुसीको समाचार सुनाउन म पठाइएको हुँ। जुन दिनसम्म यी कुरा पूरा हुँदैनन्, तबसम्म तिमी गुङ्गो हुनेछौ र बोल्न सक्ने छैनौ, किनभने तिमीले मेरा वचनमाथि विश्वास गरेनौ, जुन वचन आफ्नो समयमा पूरा हुनेछ।
मानिसहरू जकरियालाई पर्खिरहेका थिए र मन्दिरमा ढिलो गर्दा चकित भए। तिनी बाहिर निस्केर आउँदा उनीहरूसँग बोल्नै सकेनन् र तिनले मन्दिरमा दर्शन देखेछन् भने उनीहरूले बुझे। तिनले उनीहरूलाई इसारा गर्न लागे अनि तिनी गुगु भइरहे। तिनको सेवाका दिन समाप्त भएपछि तिनी आफ्नो घर गए।
यसपछि तिनकी स्वास्नी एलिसिबा गर्भवती भइन् र 5 महिनासम्म लुकेर बसिन् र यसो भनिन्,
मानिसहरूका बीचमा मेरो कलङ्क हटाउनलाई अब परमप्रभुले ममाथि यसरी कृपा गर्नु भएको हो।
6 महिनामा परमेश्वरले गब्रियल स्वर्गदूतलाई गालिलको नासरत नाउँको शहरमा पठाउनु भयो। तिनी एउटी कन्ने केटी कहाँ गए जसको मगनी दाउदका घरानाको योसेफ भन्ने एउटा मानिससँग भएको थियो। त्यस कन्याको नाउँ मरियम थियो। स्वर्गदूतले तिनी कहाँ गएर भने,
हे कृपा पात्र, तिमीलाई अभिवादन, परमप्रभु तिमीसँग हुनुहुन्छ।
तर तिनी त्यस कुराले साह्रै विचलित भइन् र यो कस्तो किसिमको अभिवादन हो भनी मनमा सोच्न लागिन्। स्वर्गदूतले तिनलाई भने,
नडराउ मरियम, किनभने तिमीले परमेश्वरबाट कृपा पाएकी छौ। अब हेर, तिमीले गर्भ धारण गर्नेछौ र एउटा छोरो जन्माउनेछौ र तिमीले उहाँको नाउँ येशु राख्नेछौ। उहाँ महान हुनुहुनेछ र परम प्रधानका पुत्र कहलाइनुहुनेछ र परमप्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाउदको सिंहासन दिनुहुनेछ। उहाँले याकुबको वंशमाथि सदा सर्वदै राज्य गर्नुहुनेछ र उहाँको राज्यको अन्त्य हुने छैन।
मरियमले स्वर्गदूतलाई भनिन्,
यो कसरी हुन सक्छ किनकि म एक कन्या हुँ?
स्वर्गदूतले तिनलाई जवाफ दिएर भने,
पवित्र आत्मा तिमीमा आउनुहुनेछ र सर्वोच्चका शक्तिको छाया तिमी माथि पर्नेछ, यसै कारण जो जन्मनुहुनेछ उहाँ पवित्र अर्थात् परमेश्वरका पुत्र कहलाइनुहुनेछ। हेर, तिम्री नातेदार एलिसिबाले पनि तिनको वृद्ध अवस्थामा छोरो गर्भ धारण गरेकी छिन् र जो बाँझी कहलाइकी थिइन् तिनी अहिले छैठौं महिनामै छिन्।
किनकि परमेश्वरको निम्ति कुनै कुरा असम्भव छैन।
अनि मरियमले भनिन्,
हेर्नुहोस्, म परमप्रभुकी दासी, मलाई तपाईँको वचन अनुसार होस्।
तब स्वर्गदूत तिनीबाट विदा भए। ती दिनमा मरियम आतुरीसँग पहाडतर्फ यहुदियाको एउटा गाउँमा गइन् र जकरियाको घरमा पसेर एलिसिबालाई अभिवादन गरिन्। जब एलिसिबाले मरियमको अभिवादन सुनिन् तब तिनको गर्भमा बालक उफ्रियो र एलिसिबा पवित्र आत्माले भरिपूर्ण भइन् र एलिसिबाले चर्को स्वरले भनिन्,
स्त्रीहरूमा तिमी धन्य कि हौ र तिम्रो गर्वको फल धन्यको हो। म माथि कसरी यस्तो कृपा भयो कि मेरा प्रभु कि आमा म कहाँ आइन्? किनभने हेर, तिम्रो अभिवादन मेरो कानमा पर्ने बित्तिकै बालक मेरो गर्भमा आनन्दले उफ्रियो। तिनी धन्य कि हुन् जसले परमप्रभुले तिनलाई भन्नुभएको कुरा पूरा हुनेछ भनी विश्वास गरिन्।
अनि मरियमले भनिन्,
मेरो प्राणले परमप्रभुको गुणगान गर्दछ र मेरो आत्मा मेरा मुक्तिदाता परमेश्वरमा रमाहाट गर्दछ, किनकि उहाँले आफ्नी दासीको दीनतामा कृपा दृष्टि गर्नुभएको छ। हेर, अब उपरान्त सबै पुस्ताले मलाई धन्य कि भन्नेछन्, किनभने उहाँ जो शक्तिशाली हुनुहुन्छ उहाँले मेरो निम्ति महान काम गर्नुभएको छ। उहाँको नाउँ पवित्र छ। उहाँको भय मान्नेहरूमाथि उहाँको कृपा पुस्तादेखि पुस्तासम्म रहनेछ। उहाँले आफ्नो बाहुलीको सामर्थ्य प्रकट गर्नुभएको छ। उहाँले मनभित्रको कल्पनामा घमन गर्नेहरूलाई छरपष्ट पार्नुभएको छ। उहाँले शक्तिशालीहरूलाई तिनीहरूका सिंहासनबाट हटाउनु भएको छ र दिनहरूलाई उचाल्नु भएको छ। भोकाएकाहरूलाई उहाँले असल चिजहरूले तृप्त पार्नु भएको छ र धनीहरूलाई उहाँले रित्तै हात पठाउनु भएको छ। उहाँले आफ्नो कृपा स्मरण गरेर आफ्नो सेवक इसरायललाई सहायता दिनुभएको छ र हाम्रा पुर्खाहरूलाई भन्नुभए झैं अब्राहम र उनको भावी सन्तानलाई सदाकालको निम्ति दया देखाउनु भएको छ।
मरियम तिनीसँग प्राय तीन महिना बसेर आफ्नो घर फर्किन्। अब एलिसिबाको सुत्केरी हुने बेला आयो र तिनले एउटा छोरो जन्माइन्। परमप्रभुले तिनीमाथि उहाँको ठूलो अनुग्रह देखाउनु भएको छ भने सुनेर तिनका छिमेकीहरू र नातेदारहरू तिनीसँग रमाए। आठौँ दिनमा तिनीहरू बालकलाई खतना गर्न आए र त्यसको नाउँ त्यसका बाबुको नाउँ जस्तै जकरिया राख्न लागेका थिए। तर त्यसकी आमाले भनिन्,
होइन, त्यसको नाउँ यहुन्ना राखिनेछ।
तिनीहरूले तिनलाई भने,
तिम्रो नातेदारमा यस्तो नाउँ भएको कोही छैन।
तब तिनीहरूले त्यसका बाबुलाई इसारा गरी सोधे,
तिमी यसको नाउँ के राख्न चाहन्छौ?
तिनले एउटा लेख्ने पाटी मगाएर
त्यसको नाउँ यहुन्ना हो
भनेर लेखिदिए। तिनीहरू सबै छक्क परे।
तुरुन्तै तिनको मुख खुल्यो र तिनको वाक्य फुट्यो र तिनी परमेश्वरको प्रशंसा गर्न लागे।
तिनीहरूका सबै छिमेकीमा डर छायो। यहुदियाको जम्मै पहाडी मुलुकभरि यस घटनाको चर्चा फैलियो। यी कुरा सुन्नेहरू सबैले यो बालक पछि कस्तो हुन्छ होला भनी आफ्ना मनमा गुने, किनकि परमप्रभुको बाहुली त्यसमाथि थियो। त्यसका बाबु जकरिया आत्माले भरिएर अगमबाडी बोल्न लागे,
इजरायलका परमप्रभु परमेश्वरको प्रशंसा होस्, किनभने उहाँ आउनु भएको छ र आफ्ना मानिसहरूलाई उद्धार दिनुभएको छ। उहाँले हाम्रा निम्ति आफ्ना दास दाउदको वंशमा एक शक्तिशाली मुक्तिदाता खडा गर्नुभएको छ। जसरी उहाँले प्राचीन कालदेखि नै आफ्ना पवित्र अगमवक्ताहरूका मुखद्वारा बोल्नुभयो कि हाम्रा शत्रुहरूबाट र हामीलाई घृणा गर्नेहरू सबैका हातबाट हामी उद्धार पाऊ। उहाँले हाम्रा पुर्खाहरूलाई कृपा देखाउनलाई र आफ्नो पवित्र करार स्मरण गर्नलाई जुन शपथ उहाँले हाम्रा पुर्खा अब्राहमसँग खानुभएको थियो कि हामी हाम्रा शत्रुहरूका हातबाट मुक्त हौं र निर्भयता साथ हाम्रा समस्त जीवनभरि पवित्रता र धार्मिकतामा उहाँको सामुन्ने उहाँको सेवा गर्न पाऊ। हे बालक, तिमी सर्वोच्चका अगमवक्ता कहलाइनेछौ, किनकि तिमी प्रभुको अघि अघि उहाँको मार्ग तयार पार्न जानेछौ। उहाँको जातिलाई पाप क्षमाद्वारा मुक्तिको ज्ञान प्रदान गर्नलाई हाम्रा परमेश्वरका कोमल कृपाको कारणले स्वर्गबाट बिहानको ज्योति हामी माथि पर्नेछ र अन्धकार र मृत्युको छायामा बस्नेहरूलाई ज्योति मिल्नेछ र हाम्रा पाउ शान्तिको बाटोतिर डोर्याइनेछन्।
अनि बालक यहुन्ना बढ्दै र आत्मामा बलिया हुँदै गए र इसरायलीहरू कहाँ खुला रूपमा देखा नपरुन्जेल तिनी उजाड स्थानमै बसे।
लुका अध्याय 2।
ती दिनमा कैसर अगस्तसले तिनको सारा साम्राज्यमा जनगणना लिनु भन्ने हुकुम जारी गरे। क्विनियस सिरियाका हाकिम हुँदा यो पहिलो पल्टको जनगणना थियो। सबैजना नाउँ दर्ता गराउन आफ्नो आफ्नो सहर गए। योसेफ पनि गालिलको नासरतबाट यहुदियाको बेतलेहम भने दाउदको सहरमा गए, किनभने तिनी दाउदका कुटुम्ब र वंशका थिए। नाउँ दर्ता गराउन तिनी आफूसँग मग्नी भएकी मरियमलाई साथमा लिएर गए। मरियम गर्भवती थिइन्। तिनीहरू त्यहाँ भएकै बेला गए। मरियमको बालक जन्माउने बेला आयो। तिनले आफ्नो जेठो छोरो जन्माइन् र उहाँलाई लुगाले बेरेर डुरमा राखिन्, किनकि तिनीहरूका निम्ति पौवामा ठाउँ थिएन। त्यही इलाकामा गोठालाहरू थिए जसले चौरमा बसेर राति आफ्नो बगालको रखवाली गर्थे। प्रभुका एउटा स्वर्गदूत तिनीहरूका देखा परे र प्रभुको तेज तिनीहरूका वरिपरि चम्क्यो अनि तिनीहरू साह्रै डराए। तब स्वर्गदूतले तिनीहरूलाई भने,
नडराओ, किनभने हेर, म तिमीलाई बडो आनन्दको सुसमाचार सुनाउँछु जो सबै मानिसहरूका निम्ति हुनेछ। आज दाउदको सहरमा तिमीहरूका निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ जो ख्रीष्ट प्रभु हुनुहुन्छ। तिमीहरूलाई चिन्ह चाहिँ यो हुन्छ, तिमीहरूले एउटा बालकलाई लुगाले बेरेको र डुरमा सुताइ राखेको भेट्टाउनेछ।
तब 81 ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा दल देखा पर्यो।
परमेश्वरको स्तुति गर्दै तिनीहरूले भने,
सर्वोच्चमा परमेश्वरलाई महिमा र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ तिनीहरूलाई शान्ति।
जब स्वर्गदूतहरू तिनीहरूबाट विदा भएर स्वर्गमा गए तब गोठालाहरूले आपसमा भने,
आओ हामी बेतलेममा जाउँ र त्यहाँ घटेको यो घटना र परम प्रभुले हामीलाई बताउनु भएको कुरा गएर हेरौँ।
तिनीहरू आतुरीसँग गए र मरियम र योसेफ दुवैलाई र बालकलाई चाहिँ डुरमा सुतिरहेका भेटाए। जब तिनीहरूले यो देखे तब यस बालकको विषयमा जे कुरा तिनीहरूलाई भनिएको थियो त्यो तिनीहरूले बताइदिए। गोठालाहरूले बताएका कुरा सुन्नेहरू सबै आश्चर्यचकित भए, तर मरियमले यी सब कुरा गुन्दै मनैमा राखिन्। जस्तो तिनीहरूलाई भनिएको थियो त्यस्तै सबै कुरा सुनेका र देखेका हुनाले परमेश्वरको महिमा र स्तुति गर्दै गोठालाहरू फर्के। 8 दिनमा बालकको खतना हुँदा उहाँको नाउँ येशु राखियो, जुन नाउँ उहाँ गर्भमा आउनु अघि स्वर्गदूतले दिएका थिए। मूसाको व्यवस्था अनुसार तिनीहरूको शुद्ध हुने समय पूरा भएपछि तिनीहरूले उहाँलाई परमप्रभुको सामुन्ने समर्पण गर्न यरुशलेममा ल्याए, जस्तो परमप्रभुको व्यवस्थामा लेखिएको छ,
पहिलो जन्मने हरेक जेठो चाहिँ परमप्रभुको निम्ति पवित्र कहलाइनेछ,
अनि
एक जोर ढुकुर वा परेवाको दुईवटा बचरा
भनी परमप्रभुको व्यवस्थामा भने जस्तै तिनीहरू बलिदान चढाउन आए। एरुसलेममा सिमियो नाउँ भएका एउटा मानिस थिए। उनी इसरायलका सान्त्वनाको आशा गर्ने धर्मी र भक्तजन थिए र पवित्र आत्मा उनीमाथि हुनुहुन्थ्यो।
परमप्रभुका ख्रीष्टलाई नदेखेसम्म तिमी मर्ने छैनौ
भन्ने प्रकाश उनले पवित्र आत्माबाट पाएका थिए अनि पवित्र आत्माको प्रेरणामा मन्दिरभित्र आए। जब आमा बाबुले बालक येशूलाई उहाँको निम्ति व्यवस्था अनुसारको विधि गर्नलाई मन्दिरभित्र ल्याए तब उनले उहाँलाई आफ्नो काखमा लिए र परमेश्वरलाई धन्यवाद दिएर भने,
अब हे परमप्रभु, आफ्नो वचन अनुसार तपाईँले आफ्नो दासलाई शान्तिसँग बिदा दिनुहोस्, किनकि मेरा आँखाले तपाईँको उद्धार देखेका छन् जो तपाईँले सबै मानिसहरूका सामान्य तयार पार्नुभएको छ, अन्य जातिहरूलाई प्रकाशको निम्ति ज्योति र तपाईँको जाति इसरायललाई महिमाको निम्ति ज्योति।
अनि उहाँका बाबु र आमा उहाँको बारेमा बोलिएका कुरामा छक्क परे। सिमियोनले तिनीहरूलाई आशीर्वाद दिए र उहाँकी आमा मरियमलाई भने,
हेर, यो बालक इसरायलमा धेरैको पतन र उत्थानको निम्ति र धेरैबाट विरोधमा बोलिने एउटा चिन्हको निम्ति नियुक्त गरिएको छ, ताकि धेरै हृदयका विचारहरू प्रकट हुन् अनि तरबारले तिम्रो आफ्नै हृदय पनि छेर्नेछ।
आसेरको कुलमा फनुएलकी छोरी हन्ना नाउकी एउटी वृद्ध अगमवादिनी थिइन्, जो कुमारी अवस्थामा विवाह गरेर 7 वर्ष मात्र लोग्नेसँग बसेकी थिइन् अनि विधवा रहेर तिनी 84 वर्ष पुगेकी थिइन्। तिनले मन्दिर छोड्दैन थिइन् तर उपवास र प्रार्थना साथ रात दिन उपासना गर्दथिन्। त्यही बेला तिनले आएर परमेश्वरलाई धन्यवाद दिइन् र यरुशलेमका उद्धारको प्रतीक्षा गर्ने सबैलाई बालकको विषयमा भनिन्। जब तिनीहरूले परमप्रभुको व्यवस्था अनुसार सबै काम गरी सिद्ध्याए
तब तिनीहरू गालिलको आफ्नै सहर नासरतमा फर्के। बालक बुद्धिले भरिपूर्ण भएर बढ्दै र बलियो हुँदै जानुभयो र परमेश्वरको अनुग्रह उहाँमाथि थियो। उहाँका आमा बाबु निस्तार चाडमा प्रतिवर्ष यरुसलेम जाने गर्थे। जब येशु 12 वर्षका हुनुभयो तब उहाँहरू चाडको रीति अनुसार यरुसलेममा जानुभयो। चाडका दिन सिद्धिएपछि तिनीहरू फर्कदा बालक येशु यरुसलेमै रहनुभयो। यो चाहिँ उहाँका आमा बाबुले थाहा पाएनन्। उहाँ यात्रीहरूको दलमा हुनुहुन्छ भनी ठानेर तिनीहरू एक दिनको बाटो गए। उहाँलाई तिनीहरूले नातेदार र चिनाजानाहरूका बीचमा खोजे। तीन दिनपछि तिनीहरूले उहाँलाई मन्दिरमा शिक्षकहरूका बीचमा बसेर तिनीहरूका कुरा सुन्दै तिनीहरूलाई प्रश्न गरिरहनु भएको भेटायो। सुन्नेहरू सबै उहाँको समझ शक्ति र उहाँका उत्तरहरूमा छक्क पर्दथे। उहाँलाई देखेर उहाँका आमा बाबु चकित भए र उहाँकी आमाले भनिन्,
छोरो, तिमीले हामीलाई यो के गरेको? हेर, तिम्रा बाबु र म हैरान भएर तिमीलाई खोजिरहेका थियौँ।
उहाँले तिनीहरूलाई भन्नुभयो,
तपाईँहरूले मलाई किन खोज्नु भएको? के म आफ्ना पिताको घरमा हुनुपर्छ भन्ने तपाईँहरूलाई थाहा थिएन?
तर उहाँले तिनीहरूलाई भन्नुभएको कुरा तिनीहरूले बुझेनन्। तब उहाँ तिनीहरूसँग नासरत जानुभयो र तिनीहरूका आज्ञाकारी भई बस्नुभयो। उहाँकी आमाले यी सबै कुरा आफ्नो मनमा राखिन् अनि येशु बुद्धिमा, कदमा र परमेश्वर र मानिसहरूको अनुग्रहमा बढ्दै जानुभयो। कैसर तिबेरियसका शासनकालको 15 वर्षमा पन्तियस पिलातस यहुदियाका हाकिम थिए। त्यसबेला हेरोद गालिलका शासक थिए र तिनका भाइ फिलिप इतुरिया र त्राखोनितिसका शासक थिए अनि लुसिनियास अभिलेनेका शासक थिए। हन्नास र कैयाफाका प्रधान पुजारी गिरीको समयमा परमेश्वरको वचन उजाड स्थानमा जकरियाका छोरा यहुन्ना कहाँ आयो। तिनी पाप क्षमाको निम्ति पश्चातापको बप्तिस्मा प्रचार गर्दै एर्दन नदीका आसपासका सबै इलाका हुँदो आए। यसैया अगमवक्ताका वचनको पुस्तकमा यसो लेखिएको छ,
उजाड स्थानमा एकजना कराउनेको आवाज, परम प्रभुको मार्ग तयार पार, वहाँका पथ सोझा बनाऊ, हरेक घाटी पुरिने छ र हरेक पहाड र हरेक डाँडा समतल बनाइने छ र बाँगा टेढा सोझा हुने छन् र अप्ठ्यारा बाटाहरू सम्म हुने छन् र सबै प्राणीले परमेश्वरको मुक्ति देख्ने छन्।
यसकारण तिनीसँग बप्तिस्मा लिन आउने भीडहरूलाई तिनले भने,
यस सर्पका बच्चा, आइलाग्ने क्रोधबाट भाग्न तिमीलाई कसले चेतावनी दियो? यसकारण पश्चाताप सोधो, फल फलाओ र तिमीहरू आफै हाम्रा पिता अब्राम हुन् भन्ने पछि नलाग, किनभने म तिमीलाई भन्दछु परमेश्वरले यी ढुङ्गाहरूबाट अब्राहमको निम्ति सन्तान उत्पन्न गर्न सक्नुहुन्छ। अहिले वंश र रुखहरूको जरामा परिसकेको छ, यसकारण असल फल नदिने हरेक रुख फालिनेछ र आगोमा फालिनेछ।
मानिसहरूले यहुन्नालाई सोधे,
त्यसो भए हामीले के गर्ने?
तिनले उनीहरूलाई जवाफ दिए,
जससँग दुईवटा दौरा छन् त्यसले नहुनेलाई एउटा दिइहालोस् र जससँग खानेकुरा छ त्यसले पनि त्यसै गरोस्।
कर उठाउनेहरू पनि बप्तिस्मा लिन आए अनि तिनलाई सोधे,
गुरुजी, हामीले के गर्ने?
तिनले उनीहरूलाई भने,
तिमीहरूलाई खटाएको भन्दा बेसी नल्याऊ।
सिपाहीहरूले पनि सोधे,
हामीले चाहिँ के गर्ने?
तिनले उनीहरूलाई भने,
कसैमाथि अत्याचार गरेर र झुटो दोष लगाएर नलुट, आफ्ना तनखामा सन्तुष्ट रह।
जब मानिसहरू प्रतीक्षा गरिरहेका थिए र सबै आफ्ना मनमा यहुन्नाको विषयमा सायद यिनी नै ख्रिस्ट हुन् कि भनी विचार गरिरहेका थिए, तब युहन्नाले ती सबैलाई जवाफ दिए,
म तिमीहरूलाई पानीले बप्तिस्मा दिन्छु, तर एकजना म भन्दा शक्तिशाली आउँदै हुनुहुन्छ जसका जुत्ताका फित्ता खोल्ने लायकको म छैन, उहाँले तिमीहरूलाई पवित्र हातमा र आगोले बप्तिस्मा दिनुहुनेछ, निफल्ने नाङ्लो उहाँको हातमा छ जसद्वारा उहाँले आफ्नो खला राम्ररी सफा पार्नुहुनेछ र गहुँ आफ्नो धनसारमा जम्मा गर्नुहुनेछ, तर भूस चाहिँ उहाँले ननिप्ने आगोमा जलाउनुहुनेछ।
यसरी अरू धेरै अर्थीहरूद्वारा शिक्षा दिएर यहुन्नाले मानिसहरूलाई सुसमाचार प्रचार गरे। तर शासक हेरोदले आफ्नो भाइकी पत्नी हेरोदियासलाई राखेको कारण र तिनले गरेका सबै दुष्कर्मका निम्ति यहुन्नाले तिनलाई हप्काएका थिए। यहुन्नालाई झ्याल खानमा थुनेर तिनले ती सबै दुष्कर्महरूमाथि अझ एउटा दुष्कर्म थपे। जब सबै मानिसहरूले बप्तिस्मा लिए अनि येशूले पनि बप्तिस्मा लिएर प्रार्थना गर्नुभएको थियो, तब स्वर्ग उभियो
र पवित्र आत्मा शारीरिक रूपमा ढुकुर जस्तो उहाँमाथि ओर्लनु भयो अनि स्वर्गबाट यस्तो आवाज आयो,
तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म प्रसन्न छु।
येशूले आफ्नो सेवा कार्य आरम्भ गर्नुहुँदा उहाँ करिब 30 वर्षका हुनुहुन्थ्यो। मानिसहरू उहाँ योसेफका छोरा हुन् भन्ठान्थे। योसेफ एलीका छोरा थिए, एली मत्तातका छोरा, मत्तात लेवीका छोरा, लेवी मल्कीका छोरा, मल्की यानाका छोरा, याना योसेफका छोरा, योसेफ मत्तातियासका छोरा, मत्तातियास आमोसका छोरा, आमोस नहुमका छोरा, नहुम इस्लीका छोरा, इस्ली नग्गैका छोरा, नग्गै माथका छोरा, माथ मत्तातियासका छोरा, मत्तातियास समयनका छोरा, समयन योसेखका छोरा, योसेख योदाका छोरा, योदा योआननका छोरा, योआनन रेसाका छोरा, रेसा युरुबाबेलका छोरा, युरुबाबेल साल्तियलका छोरा, साल्तियल नेरीका छोरा, नेरी मल्कीका छोरा, मल्की अद्दीका छोरा, अद्दी कोसामका छोरा, कोसाम एलमादामका छोरा, एलमादाम एरका छोरा, एर यासुका छोरा, यासु एलिएजरका छोरा, एलिएजर योरिमका छोरा, योरिम मत्तातका छोरा, मत्तात लेवीका छोरा, लेवी सिमियोनका छोरा, सिमियोन यहुदाका छोरा, यहुदा योसेफका छोरा, योसेफ योनानका छोरा, योनान एल्याकिमका छोरा, एल्याकिम मलेआका छोरा, मलेआ भिन्नाका छोरा, भिन्ना मत्ताथाका छोरा, मत्ताथा नातानका छोरा, नातान दाउदका छोरा, दाउद इसैका छोरा, इसै ओबेदका छोरा, ओबेद बोअजका छोरा, बोअज सलमोनका छोरा, सलमोन नहसोनका छोरा, नहसोन अमिनादाबका छोरा, अमिनादाब आरामका छोरा, आराम हेस्रोनका छोरा, हेस्रोन फारेसका छोरा, फारेस यहुदाका छोरा, यहुदा याकुबका छोरा, याकुब इसाहाकका छोरा, इसाहाक अब्राहमका छोरा, अब्राहम तेराका छोरा, तेरा नाहोरका छोरा, नाहोर सरुगका छोरा, सरुग रौका छोरा, रौ पेलेगका छोरा, पेलेग एबेरका छोरा, एबेर सेलहका छोरा, सेलह केनानका छोरा, केनान अर्पछदका छोरा, अर्पछद सेमका छोरा, सेम नोआका छोरा, नोआ लेमेकका छोरा, लेमेक मतुसेलहका छोरा, मतुसेला हनोकका छोरा, हनोक एरेदका छोरा, एरेद महलालेलका छोरा, महलालेल केनानका छोरा, केनान एनोसका छोरा, एनोस सेतका छोरा, सेत आदमका छोरा, आदम परमेश्वरका छोरा थिए।
लुका अध्याय 4।
येशू पवित्र आत्माले परिपूर्ण भएर एर्दनबाट फर्कनुभयो र आत्माले उहाँलाई उजाड स्थानमा लैजानुभयो र 40 दिनसम्म उजाड स्थानमा दियाबलसबाट उहाँ परीक्षित हुनुभयो। ती दिनमा उहाँले केही खानु भएन र 40 दिन समाप्त भएपछि उहाँ भोकाउनु भयो। तब दियाबलसले उहाँलाई भन्यो,
तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ भने यस ढुङ्गालाई आज्ञा गर्नुहोस् र त्यो रोटी बनोस्।
येशूले त्यसलाई जवाफ दिनुभयो,
लेखिएको छ, मानिस रोटीले मात्र जीवित रहँदैन।
त्यसले उहाँलाई एउटा उच्च स्थानमा लगेर एकै क्षणमा जगतका सबै राज्यहरू देखायो। दियाबलसले उहाँलाई भन्यो,
म यी सारा अधिकार र यिनको गौरव तपाईँलाई दिनेछु किनभने यी सबै मलाई सुम्पिएका छन् र म जसलाई इच्छा गर्दछु त्यसलाई दिँदछु। तपाईँले मलाई दण्डवत गर्नुभयो भने यी सबै तपाईँका हुनेछन्।
येशूले त्यसलाई जवाफ दिनुभयो,
लेखिएको छ, तैँले परमप्रभु आफ्ना परमेश्वरलाई दण्डवत गर्नु र उहाँको मात्र सेवा गर्नु।
तब त्यसले उहाँलाई यरुशलेममा लगेर मन्दिरको टुप्पामा राख्यो र उहाँलाई भन्यो,
तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ भने यहाँबाट हाम फाल्नुहोस्।
किनभने लेखिएको छ, उहाँले तिम्रो रक्षा गर्न आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ
र तिनीहरूले तिमीलाई हात हातै थाम्ने छन्, नत्र त तिम्रो खुट्टा ढुङ्गामा ठोक्ने छ।
येशूले त्यसलाई जवाफ दिनुभयो,
येशू भनिएको छ, तैले परमप्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नु।
दियावलसले उहाँलाई सबै परीक्षा गरिसकेपछि अनुकूल समय नभएसम्म उहाँलाई छोडेर गयो।
येशू पवित्र आत्माको शक्तिमा गालिलमा फर्कनुभयो र उहाँका विषयको कुरा वरिपरिका सबै ठाउँमा फिजियो।
उहाँले सभाघरहरूमा शिक्षा दिन लाग्नुभयो र सबैले उहाँको प्रशंसा गर्थे। उहाँ नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनु भएको थियो। उहाँ आफ्नो आदत अनुसार सभा दिनमा सभाघरमा जानुभयो र पढ्नलाई खडा हुनुभयो। उहाँलाई यसैया अगमवक्ताको पुस्तक दियो। उहाँले त्यो पुस्तक खोल्नुभयो र यो कुरो लेखिएको खण्ड निकाल्नुभयो।
परमप्रभुका आत्मा म माथि छ, किनभने गरिबहरूलाई सुसमाचार सुनाउनका निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ, कैदीहरूलाई छुटकाराको घोषणा गर्न र अन्धहरूलाई दृष्टि दिन, थिचोमिचोमा परेकाहरूलाई स्वतन्त्र गराउनका निम्ति र परमप्रभुका प्रसन्नताको वर्ष घोषणा गर्नका निम्ति उहाँले मलाई पठाउनु भएको छ।
उहाँले पुस्तक बन्द गर्नुभयो र एकजना सेवकलाई दिएर उहाँ बस्नुभयो। सभाघरमा भएकाहरू सबैको नजर उहाँमाथि पर्यो। तब उहाँले तिनीहरूलाई भन्नुभयो,
आज धर्मशास्त्रको यो वचन तिमीहरूले सुन्दा सुन्दै पूरा भएको छ।
सबैले उहाँको सराहना गरे र उहाँको मुखबाट निस्केका कृपा पूर्ण वचनमा छक्क परे र तिनीहरूले भने,
यिनी योसेफका छोरा होइनन् र?
उहाँले तिनीहरूलाई भन्नुभयो,
निस्सन्देह तिमीहरूले मलाई यो खान भन्ने छौ। ए वैद्य, आफैलाई निको पार, कफर्नहुमा तिमीले जे जति गर्यौ भनी हामीले सुनेका थियौ, ती यहाँ आफ्नो सहरमा पनि गर।
अनि उहाँले भन्नुभयो,
साँच्चै म तिमीहरूलाई भन्दछु, कुनै पनि अगमवक्तालाई उनको आफ्नो देशमा स्वागत हुँदैन। तर वास्तवमा म तिमीहरूलाई भन्दछु, इसरायलमा एलियाको समयमा धेरै विधवाहरू थिए। त्यस बेला जब 3.5 वर्ष वृष्टि रोकियो, यहाँसम्म कि सारा देशमा ठुलो अनिकाल परेको थियो, तर एलिया सिदोन देशको सारपतमा भएकी एउटी विधवा कहाँ मात्र पठाइए, अरू कसै कहाँ पठाइएनन्। एलिसा अगमवक्ताको बेलामा इसरायलमा धेरै कुष्ठरोगीहरू भए तापनि सिरियाली नामान मात्र निको पारिए, अरू कोही निको पारिएनन्।
यी कुरा सुनेर सभाघरमा भएका सबैजना रिसले चुर भए। तिनीहरू उठे र उहाँलाई सहरबाट बाहिर निकालिकन जुन पहाडमा तिनीहरूको सहर बनाइएको थियो त्यसैको टाकुरामा लगेर उहाँलाई तलतिर खसालिदिन खोजे, तर उहाँ तिनीहरूका बीचबाट छिरेर निस्कि जानुभयो। उहाँ गालिलको एउटा सहर कफर्नहुममा झर्नुभयो। सभा दिनमा उहाँले तिनीहरूलाई शिक्षा दिँदै हुनुहुन्थ्यो। तिनीहरू उहाँको शिक्षामा छक्क परे, किनकि उहाँको वचन अधिकारपूर्ण थियो। सभाघरमा अशुद्ध भूतात्मा लागेका एउटा मानिस थियो र त्यो चर्को स्वरले चिच्यायो, अनि येशूले त्यसलाई हकारेर भन्नुभयो,
चुप लाग र त्यसबाट निस्कि जा।
त्यस मानिसलाई बीचमा पसारेर त्यसलाई केही हानि नगरिकन त्यो भूतात्मा त्यसबाट निस्केर गयो। तब तिनीहरू सबै छक्क परे र आपसमा यसो भने,
यो कस्तो वचन हो? यिनले त अधिकार र शक्तिसित अशुद्ध आत्माहरूलाई आज्ञा गर्दछन् र ती निस्कि जान्छन्।
उहाँको चर्चा वरिपरिका मुलुकको हरेक ठाउँमा फिजियो। सभाघरबाट निस्केर उहाँ सिमोनको घरमा पस्नुभयो। सिमोनकी सासु कडा ज्वरोले थलिएकी थिइन् र तिनीहरूले तिनको निम्ति उहाँसँग विन्ती गरे। तिनको नजिकै उभिएर उहाँले ज्वरोलाई हकार्नुभयो र ज्वरोले तिनलाई छोडिहाल्यो र तुरन्तै उठेर तिनले उहाँहरूको सेवा गरिन्।
अब घाम अस्ताउन लाग्दा अनेक किसिमका रोग भएका बिरामीहरू सबैलाई तिनीहरूले उहाँ कहाँ ल्याए। उहाँले तिनीहरू हरेकमाथि आफ्ना हात राखेर तिनीहरूलाई निको पार्नुभयो।
धेरै मानिसहरूबाट भूतहरू पनि चिच्याउँदै र यसो भन्दै निस्के,
तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।
तर उहाँले तिनीहरूलाई हकारेर बोल्न दिनु भएन, किनभने तिनीहरूले उहाँ ख्रिस्ट हुनुहुन्छ भनी चिन्थे। बिहान उज्यालो भएपछि उहाँ निस्केर एकान्त ठाउँमा जानुभयो। भिडहरू उहाँलाई खोज्दै उहाँ कहाँ आइपुगे र
हामीहरूलाई छोडेर नजानुहोस्
भनी उहाँलाई रोक्ने प्रयत्न गरे। तर उहाँले तिनीहरूलाई भन्नुभयो,
मैले परमेश्वरका राज्यको सुसमाचार अरू सहरहरूमा पनि सुनाउनै पर्छ, किनकि म यसैको निम्ति पठाइएको हुँ।
अनि उहाँ यहुदियाका सभाघरहरूमा प्रचार गर्न लाग्नुभयो।
लुका अध्याय 5।
मानिसहरू परमेश्वरको वचन सुन्न उहाँका चारैपट्टि ठेलम ठेला गरिरहेका थिए, अनि उहाँ गन्नेसरेत झिलको किनारमा उभिरहनु भएको थियो। उहाँले झिलको किनारमा दुईवटा ढुङ्गा देख्नुभयो, तर जालहारीहरू चाहिँ ढुङ्गा बाहिर बसी आफ्ना जालहरू धोइरहेका थिए। ती दुईमध्ये एउटा ढुङ्गा चाहिँ सिमोनको थियो। त्यसमा चढेर उहाँले ढुङ्गालाई किनारबाट अलि पर लैजान लाउनुभयो। उहाँले ढुङ्गामा बसेर भिडलाई शिक्षा दिन लाग्नुभयो। बोलिसक्नु भएपछि उहाँले सिमोनलाई भन्नुभयो,
गहिरोतिर लगेर माछा पक्रनलाई आफ्ना जाल हान।
तर सिमोनले भने,
गुरुज्यू, हामीले रातभरि मेहनत गरेर पनि केही फेला पारेन, तापनि तपाईँको वचन अनुसार म जाल हान्नेछु।
अनि जब त्यसो गरे तब तिनीहरूले एक थुप्रो माछा पक्रे र तिनीहरूका जाल फाट्न लागे। तिनीहरूले अर्को ढुङ्गामा भएका साझेदारहरूलाई आएर गुहार गर्ने इसारा गरे र आएर तिनीहरूले दुवै ढुङ्गा माछाले भरे, यहाँसम्म कि ढुङ्गाहरू डुब्न लागे। तब यो देखेर येशूको पाउमा घोप्टोपरी सिमोन पत्रुसले भने,
हे प्रभु, मबाट जाइ जानुहोस्, किनभने म पापी मानिस हुँ।
यतिका माछा पक्रेको देखेर तिनी र तिनको साथमा हुनेहरू सबैले साह्रै अचम्म माने। त्यसै गरी जब्दियाका छोराहरू याकुब र यहुन्ना पनि छक्क परे। तिनीहरू सिमोनसँग साझेदार थिए। येशूले सिमोनलाई भन्नुभयो,
न डराऊ, अब उपरान्त तिमीले मानिसहरूलाई पक्रनेछौ।
अनि जब तिनीहरूले आफ्ना ढुङ्गाहरू पाखामा ल्याए, तिनीहरूले सबै थोक त्यागे र उहाँको पछि लागे। जब उहाँ कुनै एउटा सहरमा हुनुहुन्थ्यो, तब कुष्ठरोगले भरिएको एउटा मानिसले येशूलाई देखेर उहाँका चरणमा घोप्टोपरी बिन्ती गर्यो,
हे प्रभु, तपाईँले इच्छा गर्नुभयो भने मलाई निको पार्न सक्नुहुन्छ।
उहाँले हात पसारेर,
म इच्छा गर्दछु, तिमी निको होइजाऊ
भन्दै त्यसलाई छुनुभयो र तुरन्तै त्यसको कुष्ठरोग त्यसबाट हटिहाल्यो। उहाँले तिनलाई आदेश दिनुभयो,
यो कसैलाई नभन, तर गएर पुजारी कहाँ आफैलाई देखाऊ र मोसाले आज्ञा गरे बमोजिम मानिसहरूलाई तिमी निको भएको प्रमाणको निम्ति भेटी चढाऊ।
तर उहाँको चर्चा अझ बढी जताततै फिजियो र ठुला भिडहरू उहाँको कुरा सुन्न र आफ्ना आफ्ना रोगहरूबाट निको हुन जम्मा हुन्थे। तर येशू चाहिँ निर्जन स्थानहरूमा गएर प्रार्थना गर्नुहुन्थ्यो। एक दिन उहाँ शिक्षा दिइरहनु हुँदा गालिल र यहुदियाको हरेक गाउँ र यरुसलेमबाट आएका फरिसीहरू र शास्त्रीहरू नजिकै बसिरहेका थिए। परमप्रभुको निको पार्ने शक्ति उहाँसँग थियो। मानिसहरूले एउटा पक्षघाती मानिसलाई खाटमा ल्याए र तिनीहरूले त्यसलाई भित्र ल्याउन र उहाँको अगाडि राखिदिन खोजे, तर भिडले गर्दा त्यसलाई भित्र लैजाने केही बाटो नपाएर तिनीहरू छतमाथि चढे र तिनीहरूले झिङ्गटी हटाएर त्यसलाई खाटे समेत येशूको सामुने ओह्राली दिए। अनि उहाँले तिनीहरूको विश्वास देखेर भन्नुभयो,
ए मानिस, तिम्रा पाप क्षमा भयो।
तब शास्त्रीहरू र फरिसीहरूले प्रश्न गर्न लागे,
ईश्वर निन्दा गर्ने यो को हो? पाप त परमेश्वरले मात्र क्षमा गर्न सक्नुहुन्छ।
तर येशूले तिनीहरूको प्रश्न थाहा पाएर तिनीहरूलाई जवाफ दिएर भन्नुभयो,
तिमीहरू आफ्नै हृदयमा किन प्रश्न गर्दछौ? तिम्रा पाप क्षमा भयो भन्नु कि उठेर हिँड भन्नु कुन चाहिँ सजिलो छ? तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भन्ने तिमीहरू जान।
त्यसपछि उहाँले त्यस पक्षघातीलाई भन्नुभयो,
म तिमीलाई भन्दछु, उठ र आफ्नो खाट उठाएर घर जाऊ।
अनि त्यो तुरुन्तै तिनीहरूकै सामुन्ने उठ्यो र जुन खाटमा त्यो परिरहेको थियो सो उठाएर परमेश्वरको महिमा गर्दै त्यो आफ्नो घरतिर लाग्यो। तब सबैजना आश्चर्यमा परे र तिनीहरूले परमेश्वरको महिमा गरे र भयभीत भएर यसो भने,
आज हामीले अनौठा कुरा देख्यौं।
अनि यी कुरा पछि उहाँ बाहिर जानुभयो र लेवी नाउँ भएका एकजना कर उठाउनेलाई कर अड्डामा बसिरहेका देख्नुभयो र तिनलाई भन्नुभयो,
मेरो पछि लाग।
तब तिनले सबै थोक छोडे र उठेर उहाँको पछि लागे। लेवीले आफ्नो घरमा उहाँको निम्ति ठुलो भोजको आयोजन गरे। त्यहाँ कर उठाउनेहरू र अरूहरू ठुलो संख्यामा उहाँहरूसँग भोजमा बसेका थिए। फरिसीहरू र तिनीहरूका शास्त्रीहरू उहाँका चेलाहरूका विरुद्धमा यसो भनेर गनगनाउन लागे,
तिमीहरू कर उठाउनेहरू र पापीहरूसँग किन खानपान गर्दछौ?
तर येशूले तिनीहरूलाई भन्नुभयो,
निरोगीलाई वैद्यको खाँचो पर्दैन तर रोगीलाई मात्र। म धर्मीहरूलाई होइन तर पापीहरूलाई पश्चातापको निम्ति बोलाउन आएको हुँ।
तिनीहरूले उहाँलाई भने,
योहन्नाका चेलाहरू बारम्बार उपवास बस्दछन् र प्रार्थना गर्दछन्, फरिसीहरूका चेलाहरू पनि त्यसै गर्छन्, तर तपाईँका चेलाहरू भने खान्छन् र पिउँछन्।
येशूले तिनीहरूलाई भन्नुभयो,
के दुलहा साथमा छाउन्जेल जन्तीहरूलाई उपवास बस्न लाउन सक्छौ? तर यस्ता दिन आउने छन् जब दुलहा तिनीहरूबाट छुट्टिने छन्, तब तिनीहरू ती दिनमा उपवास बस्ने छन्।
उहाँले तिनीहरूलाई एउटा दृष्टान्त पनि भन्नुभयो,
कुनै मानिसले नयाँ वस्त्रको टालो पुरानो वस्त्रमा टाल्दैन, नत्र ता त्यसले नयाँलाई फटाउँछ र नयाँ टालो पुरानोसँग मिल्दैन पनि। कुनै मानिसले नयाँ दाख मद पुरानो छालाको मसकमा हाल्दैन, नत्र ता नयाँ मदले छाला फाट्छ र दाख मद पोखिन्छ र मसक पनि नष्ट हुन्छ। नयाँ दाख मद नयाँ छालको मसकमा राख्नु पर्दछ। कुनै मानिसले पुरानो दाख मद पिएर नयाँको चाह गर्दैन, किनकि त्यसले भन्छ पुरानै असल छ।
सबात दिनमा उहाँ अन्नको खेतबाट भएर जाँदै हुनुहुन्थ्यो र उहाँका चेलाहरूले बाली टिपेर हातमा मार्दै खान लागे। तर फरिसीहरू मध्ये कुनै कुनैले तिनीहरूलाई भने,
सबात दिनमा जे गर्नु उचित छैन त्यो तिमीहरू किन गर्दछौ?
येशूले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो,
के तिमीहरूले यो पनि पढेका छैनौ? दाऊदले जब तिनी आफै र तिनको साथमा हुनेहरू भोकाएका थिए तब के गरे? कसरी परमेश्वरको घरमा पसेर अर्पण गरिएको रोटी झिकेर तिनले खाए र तिनसँग हुनेहरूलाई पनि दिए, जो पूजाहारीहरूलाई बाहेक अरूलाई खान निषेध थियो।
अनि उहाँले तिनीहरूलाई भन्नुभयो,
मानिसको पुत्र सभाको प्रभु हो।
अर्को सभामा सभाघरभित्र बसेर उहाँले शिक्षा दिनुभयो। त्यहाँ एउटा मानिस थियो जसको दाहिने हात सुकेको थियो। उहाँले सभामा निको पार्ने काम गरेको खण्डमा उहाँलाई दोष लगाउने नियतले शास्त्री र फरिसीहरू उहाँको छेउमा थिए, तर उहाँले तिनीहरूको नियत थाहा पाउनुभयो र सुकेको हात भएको मानिसलाई भन्नुभयो,
यहाँ आऊ र खडा हो।
अनि त्यो उठ्यो र खडा भयो। तब येशूले तिनीहरूलाई भन्नुभयो,
म तिमीहरूलाई सोध्छु, सभामा असल गर्नु वा खराब गर्नु, प्राण बचाउनु वा नाश गर्नु, कुन चाहिँ उचित हो?
अनि उहाँले सबैलाई चारैतिर हेरेर त्यस मानिसलाई भन्नुभयो,
तिम्रो हात पसार।
त्यसले त्यसै गर्यो र त्यसको हात सधैँ भइहाल्यो। तर तिनीहरू रिसले चुर भए र येशूलाई के गरौँ भनी आपसमा मतो गर्न लागे। ती दिनमा उहाँ पहाडतिर प्रार्थना गर्न जानुभयो र परमेश्वरमा प्रार्थना गर्दै सारा रात बिताउनु भयो। बिहान भएपछि उहाँले आफ्ना चेलाहरूलाई आफू कहाँ बोलाएर तिनीहरू मध्ये 12 जनालाई छान्नुभयो र उहाँले तिनीहरूलाई प्रेरित भन्ने नाउँ दिनुभयो, सिमोन जसलाई उहाँले पत्रुस नाउँ पनि दिनुभयो, र तिनका भाइ आन्द्रियास, याकुब र युहन्ना, फिलिप र बार्थलोमाई, मत्ती र थोमा, अल्फेसका छोरा याकुब र सिमोन जो उग्रपन्थी भनिन्थे, याकुबका छोरा यहुदा र यहुदा इस्करियोत जो विश्वासघाती भए। उहाँ तिनीहरूसँग तल ओर्लेर एउटा समतल जग्गामा खडा हुनुभयो। उहाँका शिष्यहरूको एउटा ठुलो भीर र समस्त यहुदिया र यरुसलेम र समुद्र तटवर्ती टुरोस र सिदोनका इलाकाबाट ठुलो भीड उहाँका वचन सुन्नलाई र आफ्ना आफ्ना रोगबाट निको हुनलाई आएका थिए। अशुद्ध आत्माहरूबाट पीडितहरू पनि निको भए। सारा भीडले उहाँलाई छुन खोज्दथ्यो किनकि शक्ति उहाँबाट निस्किरहेको थियो र तिनीहरू सबैलाई निको पार्दथ्यो। तब उहाँले आफ्ना चेलाहरूमाथि नजर उचालेर भन्नुभयो,
धन्य तिमी दिन हुनेहरू, किनभने परमेश्वरको राज्य तिमीहरूकै हो। धन्य तिमी अहिले भोकाउनेहरू, किनभने तिमीहरू तृप्त हुनेछौ। धन्य तिमी अहिले रुनेहरू, किनभने तिमीहरू हाँस्नेछौ। धन्य तिमीहरू जब मानिसहरूले तिमीहरूलाई मानिसको पुत्रको खातिर घृणा गर्नेछन् र बहिष्कार गर्नेछन् र गिल्ला गर्नेछन् र दुष्ट ठाने तिमीहरूका नाउँलाई अपमान गर्नेछन्। त्यस दिन रमाओ र खुसीले उफ्र, किनभने स्वर्गमा तिमीहरूको इनाम ठुलो हुनेछ, किनकि तिनीहरूका पुर्खाहरूले अगम वक्ताहरूलाई त्यसै गरेथे। तर धिक्कार तिमी धनीहरू, किनभने तिमीहरूले आफ्नो सुख चैन पाइसकेका छौ। धिक्कार तिमी अहिले तृप्त भएकाहरू, किनभने तिमीहरू भोकाउने छौ। धिक्कार तिमी अहिले हाँस्नेहरू, किनभने तिमीहरू शोक गर्नेछौ र रुनेछौ। धिक्कार तिमीलाई जब सबै मानिसहरूले तिमीहरूको प्रशंसा गर्नेछन्, किनकि यसरी नै तिनीहरूका पुर्खाहरूले झुटा अगम वक्ताहरूलाई गर्थे। तर तिमी सुन्नेहरूलाई म भन्दछु, आफ्ना शत्रुलाई प्रेम गर
र घृणा गर्नेहरूलाई भलाइ गर, सराप्नेहरूलाई आशीर्वाद देऊ, दुर्व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर, तिमीलाई एक गालामा चड्काउनेलाई अर्को पनि थापिदेऊ, र तिम्रो खास र खोज्नेलाई तिम्रो दौरा पनि लान देऊ, तिमीसित माग्ने हरेकलाई देऊ, र तिम्रो चिज बिज लानेसँग फेरि नमाग। जसो मानिसहरूले तिमीहरूसँग गरून् भन्ने तिमीहरू इच्छा गर्दछौ, तिमीहरूले पनि तिनीहरूसँग त्यसै गर। तिमीहरूलाई प्रेम गर्नेहरूसँग प्रेम गर्दछु भने तिमीहरूलाई के लाभ भयो? किनकि पापीहरूले पनि आफूलाई प्रेम गर्नेहरूसँग प्रेम गर्दछन्। तिमीहरूको भलाइ गर्नेहरूलाई भलाइ गर्दछु भने तिमीहरूलाई के लाभ भयो र? किनकि पापीहरूले पनि त्यसै गर्दछन्। यदि फिर्ता पाउने आशा राखेर कसैलाई ऋण दिन्छौ भने तिमीहरूलाई के लाभ भयो र? किनकि फेरि उति नै पाउने आशा राखेर पापीहरूले पापीहरूलाई ऋण दिन्छन्। तर आफ्ना शत्रुहरूलाई प्रेम गर र तिमीहरूको भलाइ गर, फेरि पाउने आशा नराखी ऋण देऊ, र तिमीहरूको इनाम ठुलो हुनेछ, अनि तिमी सर्वोच्चका सन्तान ठहरिनेछौ, किनकि उहाँ बैगुनी र स्वार्थीमाथि कृपालु हुनुहुन्छ। तिमीहरूका पिता कृपालु हुनुभए झैं तिमीहरू पनि कृपालु हो। अरूको न्याय नगर र तिमीहरूको पनि न्याय गरिने छैन। अरूलाई दोषी न ठहर्याओ र तिमीहरू दोषी ठहराइने छैनौ। क्षमा गर र तिमीहरूलाई पनि क्षमा गरिनेछ। देऊ र तिमीहरूलाई पनि दिइनेछ। मानिसहरूले प्रशस्त परिमाणमा खाँदी खाँदी बेसरी हल्लाएर पोखिने गरी तिमीहरूको पोल्टामा राखिदिनेछन्, किनकि जुन नापले तिमीहरू दिन्छौ त्यही नापमा तिमीहरूले पनि फिर्ता पाउनेछौ।
अनि उहाँले तिनीहरूलाई एउटा दृष्टान्त पनि भन्नुभयो।
के अन्धाले अन्धालाई डोर्याउन सक्छ? के तिनीहरू दुवै खाडलमा पर्दैनन् र? चेला आफ्नो गुरु भन्दा श्रेष्ठ हुँदैन, तर पूरा शिक्षा पाएपछि ऊ आफ्ना गुरु जस्तै हुनेछ। आफ्नो भाइको आँखामा भएको छेस्को तिमी किन देख्दछौ? तर आफ्नै आँखामा भएको मुढा चाहिँ थाहा पाउँदैनौ? तिमी आफ्नो आँखामा भएको मुढा देख्दैनौ भने आफ्ना भाइलाई, ए भाइ, तिम्रो आँखामा भएको छेस्को मलाई निकाल्न देऊ भने तिमी कसरी भन्न सक्छौ? ए कप्टी, पहिले आफ्नै आँखाबाट मुढा निकाल र तब तिमीले भाइको आँखामा भएको छेस्को निकाल्नलाई छर्लङ्गै देख्न सक्छौ। कुनै असल रुखले खराब फल फलाउँदैन, न त खराब रुखले असल फल फलाउँछ। हरेक रुख त्यसको फलैबाट चिनिन्छ, किनभने काँडाका झाङबाट कसैले अन्जिर बटुल्दैन, न त ह्याम्पे ऐसेलुको झाङबाट अङ्गुर बटुल्दछ। असल मानिसले आफ्नो हृदयको असल भण्डारबाट असलै थोक निकाल्दछ, र दुष्ट मानिसले आफ्नो हृदयको दुष्ट भण्डारबाट दुष्ट थोकै निकाल्दछ। किनकि जुन कुराले हृदय भरिएको हुन्छ मानिसको मुखबाट त्यही निस्कन्छ। मैले भनेका कुरा गर्दैनौ भने किन मलाई प्रभु प्रभु भन्दछौ? जो म कहाँ आउँछ, मेरा वचन सुन्छ र ती अनुसार गर्छ, त्यो कस्तो मानिस हो म तिमीहरूलाई बताउने छु। त्यो एउटा घर बनाउने मानिस जस्तो हो, जसले गहिरो खनेर चट्टानमाथि जग बसाल्यो, अनि जब भल चल्यो र जलप्रवाह उर्ले आएर त्यस घरमा ठोकियो, तब त्यस घरलाई हल्लाउन सकेन, किनकि त्यो पक्का बनाइएको थियो। तर जसले सुन्छ र पनि त्यस अनुसार गर्दैन, त्यो एउटा यस्तो मानिस हो जसले जमिनमाथि जग बिनाको घर बनायो, जब त्यस घरमाथि भल आएर ठोकियो, तब त्यो घर तुरुन्तै ढल्यो र त्यस घरको ठुलो सर्वनाश भयो।
लुका अध्याय 7।
आफ्ना सबै कुरा मानिसहरूलाई सुनाइसकेपछि उहाँ कफरनहूममा प्रवेश गर्नुभयो। कुनै एउटा कप्तानको एकजना प्यारो कमारो थियो जो बिरामी भएर मर्नै लागेको थियो। जब येशूको बारेमा तिनले सुने, तब तिनको कमारालाई निको पारिदिनुहोस् भने तिनले यहुदीहरूका धर्मगुरुहरूलाई बिन्ती गर्न पठाए। तिनीहरू येशु कहाँ आएर येशु भनेर उहाँलाई आग्रहपूर्वक बिन्ती गरे।
तिनी तपाईँको यो कृपा पाउने योग्यका छन्, किनभने तिनले हाम्रो जातिलाई प्रेम गर्दछन् र तिनले नै हाम्रो सभाघर बनाइदिएका हुन्।
येशु तिनीहरू साथ जानुभयो। कप्तानको घरको नजिकै उहाँ हुनुहुँदा कप्तानले तिनका मित्रहरूलाई उहाँ कहाँ येशु भनी पठाए।
हे प्रभु, दुःख नउठाउनुहोस्, किनकि तपाईँ मेरो घरभित्र प्रवेश गर्नुहुने योग्यको म छैन। मैले आफैलाई पनि तपाईँ कहाँ आउने योग्यको ठानिन, तर वचन भनिदिनुहोस् र मेरो चाकर निको हुनेछ, किनकि म पनि अख्तियारमुनि बस्ने मानिस हुँ, अनि मेरो अधीनमा सिपाहीहरू छन्। म एउटालाई जा भन्छु अनि त्यो जान्छ, र अर्कालाई आइज भन्छु अनि त्यो आउँछ, मेरो कमारालाई यो गर भन्छु अनि त्यसले गर्छ।
तिनको यो कुरा सुनेर येशू तिनीसँग आश्चर्यचकित हुनुभयो र फर्केर आफूपछि आउने भिडलाई भन्नुभयो,
म तिमीहरूलाई भन्दछु मैले इसरायलमा पनि यस्तो विश्वास देखेको छैन।
जब पठाइएका मानिसहरू घर फर्केर गए तिनीहरूले त्यस कमारालाई निको भएको भेटाए। भोलिपल्ट येशू नाइन नामको सहरमा जानुभयो र उहाँका चेलाहरू र एउटा ठुलो भिड उहाँका साथमा गए। जब उहाँ सहरको ढोका नजिक पुग्नु भएको थियो एउटी विधवाको एउटै छोराको लास लगिँदै थियो। सहरको निकै ठुलो भिड तिनको साथमा थियो। जब प्रभुले तिनलाई देख्नुभयो तब तिनलाई टिठाएर भन्नुभयो,
नरोऊ।
अनि नजिक गएर उहाँले अर्थी छुनुभयो र बोक्नेहरू टक्क अडिए। उहाँले भन्नुभयो,
ए युवक, म तिमीलाई भन्दछु उठ।
तब मृत मानिस उठेर बस्यो र बोल्न लाग्यो। येशूले त्यसलाई आमाको जिम्मा लगाउनु भयो। तब सबै भयभीत भए र परमेश्वरको महिमा गरे र भने,
एउटा महान अगमवक्ता हाम्रा बीचमा प्रकट भएका छन्
र
परमेश्वरले आफ्नो प्रजामाथि कृपा गर्नुभएको छ।
उहाँको विषयको यो चर्चा सारा यहुदिया र छेउछाउका समस्त जिल्लाहरूमा फिजियो। यहुन्नाका चेलाहरूले यी सब कुराको समाचार तिनलाई भनिदिए। आफ्ना चेलाहरू मध्ये दुईजनालाई यहुन्नाले प्रभु कहाँ यो सोध्न पठाए,
जो आउनुहुनेछ के तपाईँ उहाँ नै हुनुहुन्छ कि हामी अरू कसैको प्रतीक्षा गरौँ।
जब ती मानिसहरू येशू कहाँ आए तब तिनीहरूले भने,
बप्तिस्मा दिने यहोन्नाले हामीलाई यो सोध्न तपाईँ कहाँ पठाएका छन्, जो आउनुहुनेछ के तपाईँ उहाँ नै हुनुहुन्छ कि हामी अरू कसैको प्रतीक्षा गरौँ।
त्यसै बेला येशूले धेरैलाई रोग व्यथा र दुष्टात्माहरूबाट छुटाउनु भयो र धेरै अन्धाहरूलाई दृष्टि प्रदान गर्नुभयो। तब उहाँले तिनीहरूलाई भन्नुभयो,
जाओ र जे तिमीहरूले देख्यौ र सुन्यौ गएर युहन्नालाई भनिदेऊ, अर्थात् अन्धाहरूले दृष्टि पाउँछन्, लङ्गडाहरू हिँड्छन्, कुष्ठरोगीहरू निको हुन्छन्, बहिराहरू सुन्छन्, मृतकहरू जीवित भई उठ्छन्, गरिबहरूलाई सुसमाचार सुनाइन्छ, त्यो धन्य हो जसले ममा बाधाको कारण पाउँदैन।
युहन्नाले पठाएका चेलाहरू फर्केपछि उहाँले युहन्नाको बारेमा भिडलाई भन्न लाग्नुभयो,
तिमीहरू उजाड स्थानमा के हेर्न गयौ, के बतासले हल्लाइराखेको निगालोलाई? तब तिमीहरू के हेर्न निस्क्यौ, के असल वस्त्र पहिरिएको मानिसलाई हेर्न? हेर, चमकदार वस्त्र पहिरिने र विलासितामा बस्नेहरू त राजदरबारहरूमा हुन्छन्, तर तिमीहरू के हेर्न निस्क्यौ, के अगमवक्तालाई? हो, म भन्दछु तिमीहरूले अगमवक्ता भन्दा पनि श्रेष्ठलाई देख्यौ। यी तिनै हुन् जसका विषयमा लेखिएको छ, हेर म मेरो दूतलाई तिम्रो अघि अघि पठाउँछु, जसले तिम्रो अघि मेरो मार्ग तयार गर्नेछ। म तिमीहरूलाई भन्दछु स्त्रीहरूबाट जन्मेका मध्ये युहन्ना भन्दा महान कोही छैन, तापनि जो परमेश्वरको राज्यमा सानो भन्दा सानो छ त्यो तिनीभन्दा अझ महान हुन्छ।
अनि सबै मानिसहरू र कर उठाउनेहरूले यो सुनेर परमेश्वरको सत्यतालाई स्वीकार गरे, किनकि तिनीहरूले युहन्नाबाट बप्तिस्मा लिएका थिए। तर फरिसीहरू र व्यवस्थाका पण्डितहरूले चाहिँ युहन्नाबाट बप्तिस्मा नलिएको कारणले परमेश्वरको अभिप्रायलाई आफ्नो निम्ति अस्वीकार गरे। येशूले भन्नुभयो,
यस पुस्तकका मानिसहरूलाई म केसित तुलना गरौँ, तिनीहरू के जस्ता छन्? तिनीहरू त बजारमा बस्ने बालकहरू जस्ता छन् जसले एक अर्कालाई यसो भन्दै हप्पार्दछन्, हामीले तिमीहरूका निम्ति बाँसुरी बजायौँ र तिमीहरू नाचेनौ, हामीले बिलौना गऱ्यौँ र तिमीहरू रोएनौ। युहन्ना बप्तिस्मा दिने आए अनि तिनले न त रोटी खान्थे न दाखमद पिउँथे, तिमीहरूले तिनलाई भूत लागेको छ भन्दछौ। मानिसको पुत्र आयो अनि उसले खायो र पियो, अनि तिमीहरू भन्दछौ हेर एउटा घिचुवा र पियकर कर उठाउनेहरू र पापीहरूको मित्र। बुद्धि ठिक हो भन्ने कुरा बुद्धि अनुसार हिँड्नेहरूले नै प्रमाणित गर्छन्।
फरिसीहरू मध्ये एकजनाले उहाँलाई भोजन गर्न निम्तो दिए र उहाँ त्यस फरिसीको घरमा गएर खान बस्नुभयो। त्यस शहरमा एउटी पापी स्त्री थिए। फरिसीको घरमा येशू खान बस्नुभएको छ भन्ने सुनेर र एउटा सिङमर्मरको सिसीमा अत्तर लिएर त्यो त्यहाँ आयो र पछिल्तिरबाट उहाँका पाउनेर उभिएर हृदय उहाँका पाउ आँसुले भिजाउन लागि र आफ्नो शिरका कपालले पुस्दै उहाँका पाउलाई चुम्बन गरेर त्यो अत्तर घस्न लागि। उहाँलाई निम्तो गर्ने फरिसीले यो देखेर मनमनै येशू भन्न लागि,
यिनी
अगमभक्ता हुँदा हुन त यिनलाई छुने को र कस्ती स्त्री हो भने यिनले जान्ने थिए, किनकि यो त पापी नै हो।
येशूले त्यस फरिसीलाई भन्नुभयो,
ए सिमोन, तिमीलाई केही भन्नु छ?
तिनले भने,
गुरुज्यू भन्नुहोस्।
कोही साहुकारका दुई ऋणीहरू थिए, एउटाले 500 रुपियाँ र अर्काले 50 रुपियाँ ऋण लिएका थिए, तर तिनीहरूसित तिर्ने केही नहुँदा तिनले दुवैलाई माफी दिए। यसकारण भन त, यी दुई मध्ये कुन साईले तिनलाई बढी प्रेम गर्नेछ?
सिमोनले भने,
म ठान्छु जसले बढी क्षमा पायो।
उहाँले तिनलाई भन्नुभयो,
तिमीले ठिकै विचार गरेका छौ।
अनि त्यस स्थितिर फर्केर उहाँले सिमोनलाई भन्नुभयो,
यस स्त्रीलाई देख्दछौ, म तिम्रो घरभित्र आए तर तिमीले मलाई पाउ धुने पानी दिएनौ, तर यसले मेरा पाउ आँसुले भिजाए र आफ्ना केशले पुछी, तिमीले मलाई चुम्बन गरेनौ, तर यसले त यहाँ म आएदेखि मेरा पाउ चुम्बन गर्न छोडेकी छैन। तिमीले मेरो शिरमा तेल घसिदिएनौ, तर यसले त मेरा खुट्टामा अत्तर घसेकी छे। यसकारण म तिमीलाई भन्दछु, यसका पाप जो धेरै छन् क्षमा भएका छन्, किनकि यस स्त्रीले बढी प्रेम देखाई, तर जसलाई थोरै क्षमा गरिन्छ त्यसले थोरै प्रेम गर्दछ।
अनि उहाँले त्यस स्त्रीलाई भन्नुभयो,
तिम्रा पाप क्षमा भएका छन्।
खाने बस्नेहरूले आपसमा भन्न लागे,
पाप क्षमा गर्ने यिनी चाहिँ को हुन्?
उहाँले त्यस स्त्रीलाई भन्नुभयो,
तिम्रो विश्वासले तिमीलाई बचाएको छ, शान्ति साथ जाऊ।
लुका अध्याय 8।
त्यसपछि उहाँ सहर सहर र गाउँ गाउँ हुँदो प्रचार गर्दै र परमेश्वरका राज्यको सुसमाचार सुनाउँदै भ्रमण गर्न लाग्नुभयो। उहाँसँग 12 चेलाहरू थिए। कतिपय स्त्रीहरू पनि उहाँको साथमा थिए जो दुष्टात्मा र रोगहरूबाट निको भएका थिए। यिनीहरू थिए मग्दलिनी भन्ने मरियम, जसबाट 7 भूत निस्केका थिए, हेरोदका कारिन्दा, खुजासकी पत्नी योअन्ना र सुसन्ना। यिनीहरू र अरूहरूले आफ्ना धनले उहाँको सेवा गर्दथे। जब ठूलो भीड जमा भयो र सहर सहरबाट मानिसहरू उहाँका आए, उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो,
एउटा बिउ छन निस्क्यो र छर्दा हुँदी केही बाटोको छेउमा परे र ती मानिसका खुट्टाले कुल्चिए र आकाशका पक्षीले खाइहाले। अरू बिउ ढुङ्गेनी जमिनमा परे र ती उम्रने बित्तिकै सुके, किनभने त्यो जमिन ओबानो थियो। कोही बिउ काँडाको झाङमा परे र तिनका साथमा काँडाको झाङ पनि बढेर आयो र तिनलाई बढ्न दिएन। कति चाहिँ असल जमिनमा परे र उम्रेर 100 फल फलाए।
यति भनेपछि उहाँले उच्च स्वरले भन्नुभयो,
जसको सुन्ने कान छ त्यसले सुनोस्।
उहाँका चेलाहरूले यस दृष्टान्तको अर्थ के हो भनी उहाँलाई सोधे। उहाँले भन्नुभयो,
तिमीहरूलाई त परमेश्वरका राज्यको भेद जान्ने ज्ञान दिएको छ, तर अरूहरूसँग चाहिँ म दृष्टान्तमा बोल्दछु कि तिनीहरूले हेरेर पनि नदेखुन् र सुनेर पनि नबुझुन्। अब दृष्टान्त यो हो, बिउ चाहिँ परमेश्वरको वचन हो। बाटोको छेउमा खसेको बिउ तिनीहरू हुन् जसले सुन्छन्, तर वचन सुनेर विश्वास नगरुन् र नबाँचुन् भनी दियावलसले आएर तिनीहरूका हृदयबाट वचन लगिहाल्छ। ढुङ्गेनी जमिनमा पर्ने चाहिँ तिनीहरू हुन् जसले वचन सुनेर खुसी साथ त्यो ग्रहण गर्छन्, तर तिनको जरा हुँदैन र केही समयको लागि तिनीहरूले विश्वास गर्छन्, तर परीक्षाको बेलामा तिनीहरूको पतन हुन्छ। काँडाहरूका बीचमा पर्ने चाहिँ तिनीहरू हुन् जसले सुन्छन्, तर पछि यस जीवनका चिन्ता धन सुख चैनमा परेर बढ्न पाउँदैनन् र तिनका फल पाक्न पाउँदैनन्। तर असल जमिनमा पर्ने चाहिँ तिनीहरू हुन् जसले वचन सुनेर निष्कपट र भला हृदयमा त्यसलाई जोगाइराख्छन् र धैर्य साथ फल फलाउँछन्। कसैले बत्ती बालेर भाँडाले छोप्दैन कि खाटमुनि राख्दैन, तर भित्र आउनेहरूलाई उज्यालो होस् भनी सामदानमा राख्दछ। कुनै कुरा लुकाएर राख्न सकिँदैन जो प्रकट हुँदैन, अनि कुनै कुरा गुप्तमा रहँदैन जो थाहा लाग्दैन वा प्रकाशमा आउँदैन। यसकारण होसियार रहो, तिमीहरू कसरी सुन्छौ? किनकि जससँग छ त्यसलाई अझ दिइनेछ, र जससँग छैन त्यससँग जे छ भने त्यसले ठान्छ, त्यो पनि त्यसबाट खोसिनेछ।
उहाँका आमा र भाइहरू उहाँका आए, तर भिडले गर्दा उहाँको नजिक आउन सकेनन्। उहाँलाई कसैले भने,
तपाईँका आमा र भाइहरू तपाईँलाई भेट गर्ने इच्छाले बाहिर उभिरहेका छन्।
तर उहाँले तिनीहरूलाई भन्नुभयो,
मेरी आमा र मेरा भाइहरू तिनै हुन् जसले परमेश्वरको वचन सुन्छन् र त्यो पालन गर्छन्।
एक दिन उहाँ आफ्ना चेलाहरूसँग ढुङ्गामा चढ्नुभयो र उहाँले तिनीहरूलाई भन्नुभयो,
हामी झिलको पारिपट्टि जाउँ
र उहाँहरू ढुङ्गामा चढी जानुभयो। ढुङ्गामा जाँदै गर्दा उहाँ निदाउनु भयो, झिलमा आधी बेहरी चल्न लाग्यो, ढुङ्गा पानीले भरिन लाग्यो र तिनीहरू आपतमा परे। अनि तिनीहरूले नजिक आएर उहाँलाई यसो भन्दै बुझाए,
गुरुज्यू गुरुज्यू हामी डुब्न लाग्यौँ।
उहाँले उठेर बतास र प्रचण्ड लहरलाई हकार्नु भयो र ती थामी अनि सबै शान्त भयो। उहाँले तिनीहरूलाई भन्नुभयो,
तिमीहरूको विश्वास कहाँ गयो?
तिनीहरू भयभीत भए अनि आश्चर्यचकित भए र आपसमा भन्न लागे,
यिनी को हुन्? बतास र पानीलाई पनि आज्ञा दिन्छन् अनि तिनीहरू यिनको आज्ञा मान्छन्।
उहाँहरू गेरासेनसको प्रदेशमा आइपुग्नु भयो जो गालिलको पारिपट्टि छ। जब उहाँ पाखामा उत्रनु भयो त उहाँले सहरको एउटा मानिस भेट्नुभयो जसलाई भूत लागेको थियो। त्यसले धेरै समयदेखि लुगा लाउँदैन थियो र घरमा नबसी त्यो चिहानहरू हुँदो बस्दथ्यो। त्यसले येशूलाई देख्यो र चिच्याएर उहाँको सामु घोप्टो परी उच्च स्वरले भन्यो,
हे सर्वोच्च परमेश्वरका पुत्र येशू, तपाईको मसँग के काम? बिन्ती गर्दछु, मलाई नसताउनुहोस्।
किनभने उहाँले अशुद्ध आत्मालाई त्यस मानिसबाट निस्केर जाने आज्ञा दिनुभएको थियो। त्यसलाई धेरै पल्ट भूतले पक्रेको थियो, त्यो पहरामा राखिएको थियो, त्यो साङ्ला र नेलले बाँधिन्थ्यो तर त्यसले ती बन्धन छिनालिहाल्थ्यो अनि भूतले त्यसलाई मरुभूमि हुँदो लैजान्थ्यो। येशूले त्यसलाई सोध्नुभयो,
तेरो नाउँ के हो?
त्यसले भन्यो, किनभने धेरै भूतहरू त्यसमा पसेका थिए, तिनीहरूलाई अतल कुण्डमा नपठाउन् भनी तिनीहरूले उहाँलाई बिन्ती गरे। नजिकको डाँडामा सुँगुरको एक ठुलो बथान चढिरहेको थियो, तब तिनीहरूले सुँगुरभित्र पस्न दिनुहोस् भनी उहाँलाई बिन्ती गरे र उहाँले मन्जुर गर्नुभयो। अनि भूतहरू त्यस मानिसबाट निस्केर ती सुँगुरहरूभित्र पसे र त्यो बथान भिरालो पाखाबाट हुइँदै गएर तल झिलमा खसे र डुबेर मरे। अब जे भएको थियो त्यो देखेर सुँगुर चराउनेहरू भागे र गएर सहर र गाउँ हुँदो यो कुरो बताइदिए। अनि जे भएको थियो त्यो हेर्नलाई मानिसहरू येशू कहाँ आए र जुन मानिसबाट भूतहरू निस्केका थिए त्यसलाई लुगा लाएर सधैँ मनको भए येशूका चरणमा बसिरहेको भेट्टाए र तिनीहरू भयभीत भए। देख्नेहरूले भूत लागेको मानिस कसरी निको भयो सो तिनीहरूलाई बताइदिए। गेरासेनसको आसपासका सबै गाउँका मानिसहरूले येशूलाई तिनीहरूका गाउँबाट गइहाल्नुहोस् भनी बिन्ती गरे, किनभने तिनीहरू ज्यादै भयभीत भएका थिए। यसकारण उहाँ ढुङ्गामा चढेर फर्कनुभयो तर जुन मानिसबाट भूतहरू निस्केका थिए त्यसले उहाँको साथमा जान पाऊ भनी उहाँलाई बिन्ती गर्न लाग्यो। तर येशूले त्यसलाई येशू भनेर बिदा दिनुभयो,
तिमी आफ्नो घर फर्क र परमेश्वरले तिम्रो निम्ति कति ठुलो काम गर्नुभयो सो घोषणा गर।
तब त्यो गयो र येशूले त्यसको निम्ति कति ठुलो काम गर्नुभएको थियो सो सारा सहरभरि प्रचार गर्न लाग्यो। येशू फर्केर आउनुहुँदा भिडले उहाँलाई स्वागत गर्यो किनकि तिनीहरू सबैले उहाँको प्रतीक्षा गरिरहेका थिए। याइरस नाउँका एकजना सभाघरका शासक आएर येशूका पाउमा परे र तिनको घरमा आउनुहोस् भनी उहाँलाई बिन्ती गरे, किनकि 12 वर्ष पुगेकी तिनकी एकमात्र छोरी थिए जो मर्नै लागेकी थिए। येशू जाँदै गर्नुहुँदा मानिसहरूले उहाँलाई घचेटिरहेका थिए। 12 वर्षदेखि रक्तस्रावले पीडित एउटी स्त्री जसलाई कसैले निको पार्न सकेको थिएन त्यसले पछिल्तिरबाट आएर उहाँको लुगाको एक छेउ छोई र तुरन्तै त्यसको रक्तस्राव बन्द भयो। येशूले भन्नुभयो,
मलाई कसले छोयो?
जब सबैले इन्कार गरे तब पत्रुस र तिनीहरूसँग हुनेहरूले भने,
गुरुज्यू भिडले तपाईँलाई घेरेर ठेल्दैछन्।
तर येशूले भन्नुभयो,
कसैले मलाई छोएकै हो किनभने शक्ति मबाट निस्केर गएको मैले थाहा पाएँ।
अब आफू लुकिरहन नसक्ने कुरा थाहा पाएर त्यो स्त्री काम्दै आएर उहाँको सामुन्ने घोप्टो परि र किन त्यसले उहाँलाई छोई अनि कसरी तुरन्तै निको भई सो सब मानिसहरूका सामु बताइदिए। उहाँले त्यसलाई भन्नुभयो,
छोरी तिम्रो विश्वासले तिमीलाई निको पारेको छ, शान्तिसँग जाऊ।
उहाँ बोल्दै हुनुहुन्थ्यो सभाघरका शासकको घरबाट एउटा मानिस आइपुग्यो र भन्यो,
तपाईँकी छोरी मरी, अब गुरुलाई कष्ट नदिनुहोस्।
तर येशूले यो सुनेर याइरसलाई भन्नुभयो,
नडराऊ, विश्वास मात्र गर र त्यो निको हुनेछ।
जब उहाँ घरमा पुग्नुभयो तब उहाँले पत्रुस याकुब यहन्ना र बालिकाका बाबु र आमा बाहेक अरू कसैलाई उहाँसँग भित्र आउन दिनु भएन। सबैजना रोइरहेका र बिलौना गरिरहेका थिए तर उहाँले भन्नुभयो,
नरो, त्यो मरेकी छैन तर सुतेकी छे।
त्यो मरिसकेकी छे भन्ने जानेर तिनीहरू उहाँको हाँसो गर्न लागे। तर उहाँले त्यसको हात समातेर यसो भनेर बोलाउनु भयो,
नानी उठ।
अनि त्यसको प्राण फर्केर आयो र त्यो तुरुन्तै उठी र उहाँले त्यसलाई केही खान दिनु भन्ने आज्ञा गर्नुभयो। त्यसका आमा बुवा आश्चर्यचकित भए र जे भएको थियो त्यो कसैलाई नभन्नु भन्ने आदेश उहाँले तिनीहरूलाई दिनुभयो।
लुका अध्याय 9।
तब उहाँले 12 चेलाहरूलाई एक साथ बोलाउनुभयो र तिनीहरूलाई सबै भूतहरू निकाल्ने र रोगहरू निको पार्ने शक्ति र अधिकार दिनुभयो। उहाँले तिनीहरूलाई परमेश्वरका राज्यको प्रचार गर्न र बिरामीहरू निको पार्न पठाउनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो,
तिमीहरूको यात्रामा आफ्नो साथमा केही नल्याऊ, न लहुरो, न झोली, न रोटी, न पैसा, न ता दुई दौरा साथमा होस्। जुन घरमा तिमीहरू पस्छौ त्यही बस र त्यहीँबाट बिदा हो। जहाँ तिमीहरूको स्वागत हुँदैन, तिमीहरू त्यस सहरबाट निस्कँदा आफ्ना खुट्टाको धुलो तिनीहरूका विरुद्धमा गवाईको निम्ति टकटक्याइदेऊ।
तब तिनीहरू बिदा भए र सुसमाचार प्रचार गर्दै र सबै जग्गा रोगीहरूलाई निको पार्दै गाउँ गाउँ गए। यी सबै घटनाका बारेमा सुनेर शासक हेरोद अन्योलमा परे, किनकि यूहन्ना मृतकबाट जीवित भई उठेका छन् भनेर कसै कसैले भन्थे, र कोही भन्थे
एलिया देखा परेका छन्,
अनि अरूहरूले भन्थे
उहिलेका अगमवक्ताहरू मध्ये एकजना उठेका छन्।
तब हेरोदले भने,
यूहन्नाको शिर मैले काट्न लगाए, तर यिनी को हुन् जसको विषयमा म यस्ता कुराहरू सुन्दैछु?
अनि तिनले उहाँलाई भेट्ने इच्छा गरे। अनि प्रेरितहरू फर्केर तिनीहरूले गरेका सबै काम उहाँलाई बताए। उहाँले तिनीहरूलाई साथमा लिए बेत्सैदा भन्ने सहरमा अलग्गै जानुभयो। तर यो थाहा पाएर भिडहरू उहाँको पछि पछि लागे। उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो र परमेश्वरका राज्यको विषयमा सुनाउनुभयो र जस जसलाई निको हुन आवश्यकता थियो तिनीहरूलाई निको पार्नुभयो। अब दिन ढल्कन लाग्यो र 12 जनाले आएर उहाँलाई भने,
भिडलाई बिदा दिनुहोस् र तिनीहरू गएर आसपासका बस्ती र गाउँ हुँदो बास बस्छुन् र भोजनको व्यवस्था गरून्, किनकि यहाँ हामी निर्जन ठाउँमा छौँ।
तर उहाँले तिनीहरूलाई भन्नुभयो,
तिमीहरूले नै तिनीहरूलाई खाना देऊ।
तब तिनीहरूले भने,
हामीहरूसित 5 रोटी र 2 माछा मात्र छन्, नभए हामी गएर यी सबै मानिसका लागि भोजन किन्नु पर्ला।
तिनीहरू प्राय 5,000 जति पुरुषहरू थिए। तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो,
तिनीहरूलाई 50-50 पंक्तिमा बसाओ।
तिनीहरूले त्यसै गरे र सबैलाई बसाए। तब उहाँले ती 5 रोटी र 2 माछा लिएर स्वर्गतिर हेरी आशीर्वाद दिनुभयो र भाँचेर मानिसहरूलाई बाँडिदिनु भनी चेलाहरूलाई दिनुभयो। अनि सबैले खाए, तृप्त भए र चेलाहरूले उब्रेका टुक्राहरू 12 डाला उठाए। एकपल्ट येशू एक्लै प्रार्थना गर्नुभएको थियो। चेलाहरू उहाँसँग थिए र उहाँले तिनीहरूलाई सोध्नुभयो,
मानिसहरूले मलाई को हो भन्छन्?
तिनीहरूले भने,
कसैले यूहन्ना बप्तिस्मा दिने भन्छन्, कसैले एलिया र अरूहरूले भन्छन्, पहिलेका कोही अगमवक्ताहरूमध्ये एकजना फेरि उठेका छन्।
उहाँले तिनीहरूलाई भन्नुभयो,
तर तिमीहरू चाहिँ के भन्छौ, म को हुँ?
तब पत्रुसले जवाफ दिएर भने,
परमेश्वरका ख्रीष्ट।
तब उहाँले तिनीहरूलाई आज्ञा दिनुभयो र साथै चेतावनी दिनुभयो कि तिनीहरूले यो कुरा कसैलाई नभनुन्। अनि उहाँले भन्नुभयो,
मानिसको पुत्रले धेरै दुःख उठाउनु पर्छ र उनी धर्मगुरुहरू, मुख्य पुजारीहरू र शास्त्रीहरूबाट बहिष्कृत हुनेछ, मारिनेछ र तेस्रो दिनमा मृतकबाट जीवित भई उठ्नेछ।
तब उहाँले सबैलाई भन्नुभयो,
कोही म पछि आउने इच्छा गर्छ भने त्यसले आफूलाई इन्कार गरोस् र दिनहुँ आफ्नो क्रुस बोकेर मेरो पछि लागोस्, किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्छ त्यसले त्यो गुमाउनेछ, तर जसले मेरो खातिर आफ्नो प्राण गुमाउँछ त्यसले त्यो बचाउनेछ। किनकि सारा जगत प्राप्त गरेर आफैलाई चाहिँ नाश पार्छ वा गुमाउँछ भने मानिसलाई के लाभ हुन्छ र? तर कोही मदेखि र मेरा वचनदेखि शर्माउँछ भने मानिसको पुत्र पनि आफ्नो महिमामा र पिताको र पवित्र दूतगणको महिमामा आउँदा त्यससँग शर्माउनेछ। तर साँच्चै म तिमीहरूलाई भन्दछु, यहाँ उभिनेहरू कोही कोही छन् जसले परमेश्वरको राज्य देख्न अघि मृत्यु चाख्ने छैनन्।
यी कुराको प्राय 8 दिनपछि पत्रुस यूहन्ना र याकुबलाई आफूसित लिएर प्रार्थना गर्नलाई उहाँ पहाडमाथि उक्लनुभयो। उहाँले प्रार्थना गरिरहनु हुँदा उहाँको मुहारको रूप बदलियो र उहाँको वस्त्र बिजुली चम्केको जस्तो उज्जवल भयो। अनि उहाँसँग 2 मानिस बातचित गरिरहेका थिए, उनीहरू मोसा र एलिया थिए। उनीहरू महिमित रूपमा देखा परे येशूका मृत्युको विषयमा बातचित गरिरहेका थिए। यो कुरा उहाँले यरुसलेममा पुरा गर्नुपर्ने थियो। अब पत्रुस र तिनीसँग हुनेहरू निद्राले लट्ठ भएका थिए, तर भ्युजेपछि तिनीहरूले उहाँको महिमा र उहाँसँग उभिएका ती दुईजना मानिसलाई देखे। तब ती दुई मानिसहरू उहाँसँग विदा भएर जान लाग्दा पत्रुसले येशूलाई भने,
गुरुज्यू, हामीलाई यहीँ बस्नु असल रहेछ। हामी तिनवटा वासस्थान बनाऊ, एउटा तपाईँको निम्ति, एउटा मोसाको निम्ति र एउटा एलियाको निम्ति।
आफूले बोलेका कुराको तिनलाई ख्यालै थिएन। तिनी यी कुरा बोल्दा बोल्दै एउटा बादल आएर उहाँहरूलाई छोप्यो र उहाँहरू बादलभित्र पस्न लाग्दा तिनीहरू भयभीत भए अनि बादलबाट येशू भन्ने एउटा आवाज निस्क्यो,
यिनी मेरा पुत्र जसलाई मैले छानेको हुँ, यिनको वचन सुन।
यो शब्द भएपछि येशू त्यहाँ एक्लै हुनुभयो। तिनीहरू चुपचाप रहे र तिनीहरूले देखेका कुराहरू ती दिनमा कसैलाई भनेन। भोलिपल्ट जब येशू र ती चेलाहरू पहाडबाट ओर्लनु भयो, एउटा ठुलो भिड उहाँलाई भेट्न आयो। भिडबाट एउटा मानिसले कराएर भन्यो,
गुरुज्यू, म तपाईँसँग विन्ती गर्दछु, मेरो छोरामाथि कृपा दृष्टि गर्नुहोस्, किनकि त्यो मेरो एकमात्र छोरा हो। हेर्नुहोस्, एउटा दुष्ट आत्माले त्यसलाई पक्रन्छ र यो अचानक चिच्याउँछ र त्यसलाई ऐठाउँछ र त्यसले फिँज काट्न लाग्छ, त्यसलाई लछार पछार पारेर बल्ल बल्ल छोड्छ। त्यस दुष्ट आत्मालाई निकालिदिउन् भनेर मैले तपाईँको छेलाहरूसँग विन्ती गरेँ, तर तिनीहरूले सकेनन्।
तब येशूले जवाफ दिनुभयो,
ए अविश्वासी र हटी पुस्ता, म कहिलेसम्म तिमीहरूसँग रहँला र तिमीहरूलाई कतिसम्म सहन गरौँ? तिम्रो छोरालाई यहाँ ल्याऊ।
तर त्यो आउँदा आउँदै भूत आत्माले त्यसलाई पछाडि हाल्यो र ऐठन लाग्यो। तर येशूले त्यस अशुद्ध आत्मालाई हकार्नुभयो र त्यस बालकलाई निको पारेर त्यसका बाबुलाई सुम्पिदिनुभयो। परमेश्वरको महानता देखेर तिनीहरू सबै छक्क परे। येशूले गर्नुभएको प्रत्येक काममा सबैजना छक्क परेका देखेर उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो,
यी कुरा तिमीहरूका कानमा गडुन्, किनभने मानिसको पुत्र मान्छेहरूका हातमा पक्राउ पर्न आँटेको छ।
तर तिनीहरूले यो कुरा बुझेनन्, किनकि यो तिनीहरूले नबुझुन् भनेर तिनीहरूबाट गुप्त राखिएको थियो। तिनीहरू यस विषयमा उहाँलाई सोध्न डराउँथे। त्यस बेला तिनीहरूमध्ये ठुलो को हो भन्ने विषयमा आपसमा बहस चल्यो। तर येशूले तिनीहरूका मनको विचार थाहा पाएर एउटा बालकलाई लिई आफ्नो छेउमा राख्नुभयो र तिनीहरूलाई भन्नुभयो,
जसले मेरो नाउँमा यस बालकलाई ग्रहण गर्छ त्यसले मलाई ग्रहण गर्छ, र जसले मलाई ग्रहण गर्छ त्यसले मलाई पठाउनु हुनेलाई ग्रहण गर्छ, किनभने तिमीहरू सबैमध्ये जो सबैभन्दा सानो छ त्यही ठुलो हुन्छ।
तब यहोनाले भने,
गुरुज्यू, एकजनाले तपाईँको नाममा भूतहरू निकालिरहेको हामीले देख्यौँ र हामीले त्यसलाई मनाई गर्यौँ, किनकि त्यसले हामीहरूसँग तपाईँको अनुसरण गर्दैन।
तर येशूले तिनलाई भन्नुभयो,
तिनलाई मनाई नगर, किनभने जो तिम्रो विरुद्धमा छैन त्यो तिम्रो पक्षमा हुन्छ।
उहाँको स्वर्गारोहणको दिन नजिकै आइपुग्दा उहाँले यरुसलेमतिरै जाने अठोट गर्नुभयो अनि उहाँले समाचार लाने मानिसहरूलाई पहिलेबाटै पठाउनुभयो। तिनीहरू गए र उहाँको निम्ति सबै कुरा तयार पार्नलाई सामरीहरूको एउटा गाउँमा पसे। त यरुसलेमतिर जाने उहाँको दृढ विचार थाहा पाएर तिनीहरूले उहाँलाई स्वागत गरेनन्। तब यो देखेर उहाँका चेलाहरू याकुब र यहोन्नाले भने,
प्रभुज्यू, के तपाईँ चाहनुहुन्छ कि स्वर्गबाट आगो बर्साएर यिनीहरू भस्म हुन् भनी हामी आज्ञा गरौँ?
तर फर्केर उहाँले तिनीहरूलाई हप्काउनु भयो अनि उहाँहरू अर्को गाउँतिर जानुभयो। उहाँहरू बाटोमा जाँदै गर्नुहुँदा एउटा मानिसले उहाँलाई भन्यो,
हे प्रभु, तपाईँ जता जानुहुन्छ म तपाईँको पछि लाग्नेछु।
तब येशूले त्यसलाई भन्नुभयो,
सियालका दुला छन् र आकाशका चरा चुरुङ्गीहरूका गुण, तर मानिसको पुत्रको त शिर राख्ने ठाउँ पनि छैन।
उहाँले अर्कालाई भन्नुभयो,
मेरो पछि लाग।
तर त्यसले भन्यो,
पहिले मेरो बाबुलाई गाड्न जान दिनुहोस्।
उहाँले त्यसलाई भन्नुभयो,
मुर्दाहरूलाई आफ्नै मुर्दा गाड्न देऊ, तर तिमी गएर परमेश्वरका राज्यको सुसमाचार प्रचार गर।
अर्काले पनि भन्यो,
प्रभु, म तपाईँको पछि लाग्नेछु, तर पहिले आफ्नो घरमा हुनेहरूबाट मलाई बिदा लिन दिनुहोस्।
तर येशूले त्यसलाई भन्नुभयो,
आफ्नो हात हलोमा लगाएर पछितिर हेर्ने कोही पनि परमेश्वरका राज्यको योग्यको हुँदैन।
लुका अध्याय 10।
यसपछि प्रभुले अरू 70 जनालाई नियुक्त गर्नुभयो र आफू जान लाग्नुभएको हरेक सहर र गाउँमा आफूभन्दा अगाडि तिनीहरूलाई दुई दुई गरी पठाउनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो,
फसल त प्रशस्त छ, तर खेतालाहरू थोरै छन्। यसकारण फसलका प्रभुलाई प्रार्थना गर र उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदिउन्। जाओ, हेर, म तिमीहरूलाई बुवासहरूका बीचमा भेडाका पाठाहरू झैँ पठाउँछु। न त पैसाको थैली, न झोली, न जुत्ता बोक, न बाटोमा कसैलाई अभिवादन गर। जुन घरमा पस्छौ पहिले भन, यस घरलाई शान्ति होस्। यदि त्यहाँ शान्ति प्रिय मानिस रहेछ भने तिमीहरूको शान्ति त्यससँग रहनेछ, तर रहेनछ भने त्यो शान्ति तिमीहरू कहाँ नै फर्किआउनेछ। तिनीहरूले दिएका थोकहरू खानपान गरेर त्यसै घरमा बस, किनभने खेताला आफ्नो ज्यालाको योग्य हुन्छ। घर घर नपसी हिँड। जब तिमीहरू कुनै सहरमा पस्छौ र तिनीहरूले तिमीहरूलाई स्वागत गर्छन्, तब तिमीहरूका सामु राखिदिएको भोजन खाओ। त्यहाँ भएका रोगीहरूलाई निको पार र तिनीहरूलाई भन, परमेश्वरको राज्य तिमीहरूका नजिक आइपुगेको छ। तर जब तिमीहरू कुनै सहरमा पस्छौ र तिनीहरूले तिमीहरूलाई स्वागत गर्दैनन्, तब निस्किएर त्यस सहरका सडकहरूमा जाओ र भन, हाम्रा खुट्टामा टाँसिएको तिमीहरूका सहरको धुलो समेत हामी तिमीहरूका विरुद्धमा टकटक्याउँछौ। तापनि यो जान कि परमेश्वरको राज्य नजिकै आइपुगेको छ। म तिमीहरूलाई भन्दछु, त्यस दिन त्यस सहरको भन्दा सदमको हालत सहनीय हुनेछ। धिक्कार तँलाई खोराजिन, धिक्कार तँलाई बेसेदा, किनकि तिमीहरूमा भएका सामर्थ्यका काम टुरुस र सिदोनमा गरेको भएदेखि तिनीहरूले अघि नै भाङ्रा लाएर खरानीमा बसी पश्चाताप गर्ने थिए। तर न्यायको दिनमा तिमीहरूको भन्दा त टुरुस र सिदोनको हालत सहनीय हुनेछ। अनि त कफर्नहुम, के त आकाशमा उचालिने र त पातालमा खसालिनेछस्। जसले तिमीहरूका कुरा सुन्छ त्यसले मेरो कुरा सुन्छ, जसले तिमीहरूलाई अस्वीकार गर्दछ त्यसले मलाई अस्वीकार गर्दछ, र जसले मलाई अस्वीकार गर्दछ त्यसले मलाई पठाउनु हुनेलाई अस्वीकार गर्दछ।
ती 70 जना आनन्द साथ फर्केर आई यसो भने,
प्रभुज्यू, तपाईँको नाममा भूतहरू पनि हाम्रा बसमा आउँछन्।
उहाँले तिनीहरूलाई भन्नुभयो,
मैले शैतानलाई स्वर्गबाट बिजुली झैँ खसिरहेको देखेँ। मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरू कुल्चनेर शत्रुको सारा शक्तिमाथि अधिकार दिएको छु, र कुनै कुराले तिमीहरूलाई हानि गर्ने छैन। तापनि दुष्टात्महरू तिमीहरूको बसमा छन् भनेर रमाउने होइन, तर तिमीहरूका नाउँ स्वर्गमा लेखेका छन् भनेर नै रमाओ।
त्यही बेला येशु पवित्र आत्मा उल्लसित हुनुभयो र भन्नुभयो,
हे पिता, स्वर्ग र पृथ्वीका परम प्रभु, म तपाईँमा धन्यवाद चढाउँछु, किनकि तपाईँले यी कुरा बुद्धिमान र समझदारबाट गुप्त राखेर बालकहरूलाई प्रकट गर्नुभयो। किनकि पिता, तपाईँलाई यही असल लाग्यो। मेरा पिताले सबै थोक मलाई सुम्पिदिनु भएको छ। पुत्र को हो भने पिता बाहेक कसैले जान्दैन। पिता को हुनुहुन्छ भने पुत्रले बाहेक, र पुत्रले उहाँलाई जस कहाँ प्रकट गर्ने इच्छा गर्दछ त्यसले बाहेक अरू कसैले जान्दैन।
चेलाहरूतिर फर्केर उहाँले तिनीहरूलाई गुप्तमा भन्नुभयो,
धन्य हुन् ती आँखा जसले तिमीहरूले देखेका यी कुराहरू देख्दछन्, किनकि म तिमीहरूलाई भन्दछु, धेरै अगमवक्ताहरू र राजाहरूले तिमीहरूले जे देख्दछौ ती देख्ने इच्छा गरेका थिए तर देखेनन्, र जे तिमीहरूले सुन्दछौ ती सुन्ने इच्छा गरेका थिए तर सुनेनन्।
व्यवस्थाका एकजना पण्डित उहाँको परीक्षा गर्न खडा भए र यो प्रश्न गरे,
गुरुज्यू, अनन्त जीवन प्राप्त गर्न मैले के गर्नुपर्छ?
उहाँले तिनलाई भन्नुभयो,
व्यवस्थामा के लेखिएको छ, तिमीले के पढ्यौ?
तिनले भने,
तैले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा समझले र आफ्नो सारा मनले प्रेम गर, र आफ्नो छिमेकीलाई आफैलाई झैं प्रेम गर।
उहाँले तिनलाई भन्नुभयो,
तिमीले ठिक जवाब दियौ, त्यसै गर र तिमी जिउनेछौ।
तर तिनले आफूलाई धार्मिक देखाउने इच्छा गरेर येशूलाई भने,
मेरो छिमेकी चाहिँ को हो त?
येशूले जवाफ दिनुभयो,
एकजना मानिस यरुसलेमबाट यरियोतिर जाँदै थियो, त्यो डाकुहरूको फेला पर्यो, तिनीहरूले त्यसलाई नाङ्गै पारेर पिटे र अदमरो पारी छोडेर गए। संयोगले एउटा पुजारी त्यही बाटो भएर जाँदै थियो र त्यो अदमरो मान्छेलाई देखेर त्यो अर्कोपट्टि तर्किएर गयो। त्यसै गरी एउटा लेबी पनि त्यस ठाउँमा आएर त्यसलाई देखेपछि अर्कोपट्टि तर्किएर गयो। तर एउटा सामरी उसको यात्रामा जाँदै गर्दा त्यो मान्छे भएको ठाउँमा आइपुग्यो र त्यसलाई देखेर उसको मन दयाले भरियो। र त्यस कहाँ गएर तेल र दाखमत लगाएर त्यसका घाउहरूमा पट्टी बाँधिदियो र आफ्नै गदामाथि चढाएर त्यसलाई एउटा पौवामा ल्याई त्यसको हेरचाह गर्यो। भोलिपल्ट उसले दुई चाँदीका सिक्का पौवाको मालिकलाई दिएर भन्यो, यिनको हेरचाह गर र अरू बढी खर्च लागे म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु।
येशूले सोध्नुभयो,
तिम्रो विचारमा यी तीनजना मध्ये डाकुहरूका हातमा पर्ने मानिसको छिमेकी कुन चाहिँ ठहरियो?
तिनले भने,
त्यस मानिसमाथि दया देखाउने चाहिँ।
तब येशूले तिनलाई भन्नुभयो,
जाऊ तिमी पनि त्यसै गर।
उहाँहरू जाँदै गर्नुहुँदा उहाँ कुनै एउटा गाउँमा पस्नुभयो र मार्था नाउँ भएकी एउटी स्त्रीले उहाँलाई आफ्नो घरमा स्वागत गरिन्। मरियम नाउँ भएकी तिनकी एउटी बहिनी थिइन्। तिन येशूका पाउनेर बसेर उहाँको वचन सुन्दथिन्। तर मार्था सेवा सत्कारको धेरै काममा अल्झेकी थिइन्। तिनले येशूका आएर भनिन्,
प्रभुज्यू, मेरी बहिनीले सेवा सत्कारको काममा मलाई एक्लै पारेकी छिन्। तपाईँ वास्ता राख्नुहुन्न, त्यसलाई भनिदिनुहोस् र त्यसले मलाई सघाओस्।
तर येशूले जवाफ दिएर तिनलाई भन्नुभयो,
मार्था मार्था, तिमी धेरै कुराका विषयमा चिन्ता गर्छौ र व्याकुल हुन्छौ, तर आवश्यकता एउटै कुराको छ। त्यही असल कुरा मरियमले छानेकी छे, जो उसबाट खोसिने छैन।
लुका अध्याय एघार।
उहाँ कुनै एक ठाउँमा प्रार्थना गरिनुभएको थियो। उहाँले प्रार्थना गरिसक्नु भएपछि चेलाहरूमध्ये एकजनाले उहाँलाई भने,
हे प्रभु, योहन्नाले आफ्ना चेलाहरूलाई सिकाए झैँ हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस्।
उहाँले तिनीहरूलाई भन्नुभयो,
तिमीहरूले प्रार्थना गर्दा यसो भन, हे पिता, तपाईँको नाउँ पवित्र गरियोस्, तपाईँको राज्य आओस्, हाम्रो दैनिक भोजन हामीलाई प्रतिदिन दिनुहोस्, हाम्रा पाप हामीलाई क्षमा गरिदिनुहोस्, किनकि हामी पनि हाम्रा विरुद्धमा अपराध गर्नेहरूलाई क्षमा गर्दछौँ, हामीलाई परीक्षामा नलैजानुहोस्।
अनि उहाँले तिनीहरूलाई भन्नुभयो,
मानिलियो तिमीहरू मध्ये कसैको एकजना मित्र छ, तिनी मध्य रातमा उनी कहाँ गएर भन्दछन्, मित्र मलाई तिनवटा रोटी पैँचो देऊ, किनकि मेरा एकजना साथी यात्राबाट म कहाँ आएका छन् र तिनलाई खाना दिन मसँग केही छैन। उनले भित्रबाट जवाफ दिएर भन्छन्, मलाई नझिझ्याऊ, ढोका अब बन्द भइसकेको छ र मेरा केटाकेटीहरू मसँग ओछ्यानमा छन्, म उठेर तपाईँलाई केही दिन सक्दिनँ। म तिमीहरूलाई भन्दछु, मित्रताको नाताले उनले उठेर तिनलाई केही नदेलान्, तर तिनले खुरनधार मागिरहेकाले उठेर उनले खाँचो परे जति तिनलाई दिनेछन्। म तिमीहरूलाई भन्दछु, माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउनेछौ, ढकढक्याओ त तिमीहरूका निम्ति खोलिनेछ, किनकि हरेक जसले माग्छ त्यसले पाउँछ, जसले खोज्छ त्यसले भेट्टाउँछ, र जसले ढकढक्याउँछ त्यसको निम्ति खोलिनेछ। तिमीहरू मध्ये कुन चाहिँ बाबु होला जसको छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा देला, कि माछा माग्दा माछाको सट्टा सर्प देला, अथवा अन्डा माग्दा त्यसलाई बिच्छी देला? तिमीहरू दुष्ट भइकन आफ्ना छोरा छोरीहरूलाई असल थोकहरू दिन जान्दछौ भने तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढी गरेर पवित्र आत्मा दिनुहुन्छ।
उहाँले एउटा भूत निकालिरहनु भएको थियो जो गुङ्गो थियो। भूत निस्केपछि त्यो गुङ्गो मान्छे बोल्न थाल्यो र मानिसहरू आश्चर्यचकित भए। तर तिनीहरू मध्ये कसै कसैले भने,
भूतहरूको मालिक बालजिबुलद्वारा त्यसले भूतहरू निकाल्छ।
अरूहरूले चाहिँ उहाँको परीक्षा गर्न उहाँसँग स्वर्गबाट एउटा चिन्ह मागे। तर तिनीहरूका विचार थाहा पाएर उहाँले तिनीहरूलाई भन्नुभयो,
जुन राज्यमा फुट हुन्छ त्यो उजाड हुन्छ, जुन घरमा फुट हुन्छ त्यो नष्ट हुन्छ। शैतानको पनि आफैसँग फाटो भयो भने त्यसको राज्य कसरी टिक्ला? किनभने तिमीहरू भन्दछौ कि म बालजिबुलद्वारा भूतहरू धपाउँछु। म बालजिबुलद्वारा भूतहरू निकाल्दछु भने तिमीहरूका छोराहरूले कसद्वारा तिनीहरूलाई निकाल्छन्? तिनीहरूले नै तिमीहरूको न्याय गर्नेछन्। तर परमेश्वरको औँलाले म भूतहरू निकाल्छु भने परमेश्वरको राज्य तिमीहरूकहाँ आइसकेको छ। हतियारले सुसज्जित भई बलवान मानिसले आफ्नो घरको रक्षा गर्छ भने त्यसका मालमत्ताहरू सुरक्षित रहन्छन्। तर त्यसभन्दा बलवान मानिस आएर त्यसमाथि आक्रमण गरेर त्यसलाई जित्यो भने उसले भर परेका त्यसका जम्मै हतियारहरू खोसेर लैजान्छ र त्यसका माल सामानहरू लुटेर बाँड्छ। जो मेरो पक्षमा छैन त्यो मेरो विरुद्धमा हुन्छ र जसले मसँग बटुल्दैन त्यसले छरपष्ट पार्छ। जब अशुद्ध आत्मा मानिसबाट निस्केर जान्छ तब त्यो ओबानो ठाउँ हुँदो विश्राम खोज्न जान्छ र कतै कुनै स्थान नपाउँदा त्यसले भन्छ म निस्केर आएको मेरै घरमा फर्केर जान्छु। जब त्यो फर्केर आउँछ त्यसले त्यो घर बढारेर सजाइराखेको भेट्टाउँछ तब त्यो गएर आफूभन्दा ज्यादै दुष्ट अरू सातवटा आत्माहरूलाई साथमा ल्याउँछ र तिनीहरू भित्र पस्छन् र त्यहाँ बास गर्छन् र त्यस मानिसको पछिल्लो दशा पहिलोभन्दा झन खराब हुन्छ।
उहाँले यी कुरा बोल्दा बोल्दै भिडबाट कुनै स्त्रीले चिच्याएर भनी,
धन्य त्यो नारी जसले तपाईँलाई गर्भधारण गरिन् र आफ्नो दूध खुवाइन्।
तर उहाँले भन्नुभयो,
बरु तिनीहरू धन्य हुन् जसले परमेश्वरको वचन सुन्छन् र पालन गर्छन्।
भिडहरू थुप्रदै जाँदा उहाँले भन्नुभयो,
यो पुस्ता दुष्ट पुस्ता हो, यसले चिन्ह खोज्दछ तर योनाको चिन्ह बाहेक यसलाई अरू कुनै चिन्ह दिइने छैन, किनकि जुन रीतिले योना निनेवेका मानिसहरूका निम्ति चिन्ह भएथे त्यही रीतिले मानिसको पुत्र पनि यस पुस्ताको निम्ति चिन्ह हुनेछ। न्यायमा यस पुस्ताका मानिसहरूसँग दक्षिण देशी रानीले उठेर यिनीहरूलाई दोषी ठहराउने छिन्, किनकि तिनी पृथ्वीको पल्लो छेउबाट सोलोमनको बुद्धि सुन्नलाई आएकी थिइन्। तर हेर, यहाँ एकजना छ जो सोलोमन भन्दा महान छ। निनेवेका मानिसहरूले न्यायमा यस पुस्तासँग खडा भएर यसलाई दोषी ठहराउने छन्, किनकि तिनीहरूले योनाको प्रचारमा पश्चाताप गरेथे र हेर, यहाँ एकजना छ जो योना भन्दा महान छ। कसैले बत्ती बालेर गुप्त स्थानमा अथवा भाँडामुनि राख्दैन तर भित्र पस्नेहरू सबैले उज्यालो देखुन् भनेर सामदानमा राख्दछ। तिम्रो शरीरको बत्ती तिम्रो आँखा हो, तिम्रो आँखा ठिक छ भने तिम्रो सारा शरीर उज्यालो हुन्छ, तर त्यो खराब छ भने त तिम्रो शरीर पनि अँध्यारो हुन्छ। यसकारण होसियार हो, तिमीमा भएको उज्यालो अँध्यारो नहोस्। यदि तिमीहरूको सम्पूर्ण शरीर उज्यालोले पूर्ण छ भने तथा कुनै भाग अँध्यारो छैन भने त्यो सम्पूर्ण उज्यालो हुन्छ, जसरी बत्तीको किरणले तिमीहरूलाई उज्यालो दिन्छ।
यीशु बोलिसक्नु भएपछि एकजना फरिसीले उहाँलाई भोजनमा निम्तो गरे। उहाँ घरभित्र पसेर खान बस्नुभयो तर खाना अघि उहाँले हात नधुनु भएको देखेर ती फरिसी छक्क परे। तर प्रभुले तिनलाई भन्नुभयो,
तिमी फरिसीहरू कचौरा र थालको बाहिरपट्टि त माझ्दछौ तर तिमीहरूको भित्र चाहिँ लुट र दुष्टताले भरिएको हुन्छ। मूर्ख मानिस हो, जसले बाहिरको भाग बनायो त्यसले नै भित्रको पनि बनाएको होइन र, तर भित्रका थोक दान स्वरूप दियो र तिम्रो निम्ति सबै कुरा शुद्ध हुनेछ। तर तिमी फरिसीहरूलाई धिक्कार, किनकि तिमीहरू पुदिना र आरुद र हरेक जरी बुटीको दशांश दिन्छौ तर न्याय र परमेश्वरका प्रेमको उपेक्षा गर्दछौ, तर अरू कामको पनि उपेक्षा नगरी यी काम पनि तिमीहरूले गर्नुपर्ने थियो। तिमी फरिसीहरूलाई धिक्कार, किनकि तिमीहरू सभा घरहरूमा मुख्य मुख्य आसन र बजारहरूमा अभिवादन लिन रुचाउँछौ। तिमीहरूलाई धिक्कार, किनकि तिमीहरू ती चिहानहरू जस्ता छौ जो देखिँदैनन् अनि चालै नपाई मानिसहरू ती माथि हिँड्छन्।
व्यवस्थाका पण्डितहरू मध्ये एकजनाले उहाँलाई भने,
गुरुज्यू, यी कुरा गरेर तपाईँले त हाम्रो पनि बेज्जत गर्नुहुन्छ।
उहाँले भन्नुभयो,
तिमी व्यवस्थाका पण्डितहरूलाई पनि धिक्कार, किनकि बोक्न नसक्ने भारी मानिसहरू माथि तिमीहरू लाद्दछौ तर तिमीहरू आफै चाहिँ एक औँलाले पनि ती भारीहरू छुँदैनौ। तिमीहरूलाई धिक्कार, किनकि तिमीहरूका पुर्खाहरूले मारेका अगमवक्ताहरूका चिहान तिमीहरू बनाउँछौ। यसरी तिमीहरू आफ्ना पुर्खाहरूका काममा साक्षी छौ र तिनीहरूसँग सहमत हुन्छौ, किनकि तिनीहरूले उनीहरूको हत्या गरे र तिमीहरू चाहिँ उनीहरूका चिहान बनाउँछौ। यसैले परमेश्वरको बुद्धिले पनि भन्दछ, म तिनीहरू कहाँ अगमवक्ताहरू र प्रेरितहरू पठाउने छु, उनीहरूमध्ये कसैलाई तिनीहरूले मार्नेछन् र कसैलाई सताउनेछन्। संसारको सुरुदेखि सबै अगमवक्ताहरूका रक्तपातको लेखा यस पुस्तासँग लिइनेछ। हो, म तिमीहरूलाई भन्दछु, हाबिलको रगतदेखि लिएर वेदी र मन्दिरको पवित्र स्थानको माझमा मारिएका जकरियासम्मका रगतको लेखा यस पुस्ताबाट लिइनेछ। तिमी व्यवस्थाका पण्डितहरूलाई धिक्कार, किनकि तिमीहरूले ज्ञानको साँचो लिन त लियौ तर तिमीहरू आफै पनि भित्र प्रवेश गरेनौ अनि अरू पस्नेहरूलाई पनि रोक्यौ।
जब उहाँ त्यहाँबाट निस्कनुभयो तब शास्त्रीहरू र फरिसीहरूले उहाँको घोर विरोध गर्दै धेरै विषयहरूमा उहाँलाई प्रश्न गर्न थाले र उहाँको मुखबाट निस्केका कुरामा उहाँलाई पक्रने दाउमा बसे।
लुका अध्याय 12।
यसैबीच जब हजारौँ भिड जमा भयो यहाँसम्म कि एउटाले अर्कालाई कुल्छन लाग्यो, उहाँले पहिले आफ्ना चेलाहरूलाई भन्न लाग्नुभयो,
तिमीहरू फरिसीहरूको खमिरदेखि होसियार बस, त्यो खमिर तिनीहरूको कपट आचरण हो। छोपिएको यस्तो कुनै कुरा छैन जो प्रकट हुने छैन र छिपेको कुनै कुरा छैन जो थाहा लाग्ने छैन। यसकारण जे तिमीहरूले अँध्यारोमा भनेका छौ त्यो उज्यालोमा सुनिनेछ, गुप्त कोठामा भनेका कुरा घरको धुरीबाट प्रचार हुनेछ। मेरा मित्र हो, म तिमीहरूलाई भन्दछु तिनीहरूदेखि नडराओ जसले शरीरलाई मार्दछन् तर त्यसपछि अरू केही गर्न सक्दैनन्। तर कोदेखि डराउनु पर्छ म तिमीहरूलाई चेतावनी दिनेछु, तिनैसँग डराउनु पर्दछ जससँग शरीरलाई मारेपछि नरकमा फालिदिने शक्ति छ। म तिमीहरूलाई भन्दछु तिनीदेखि नै डराओ। के दुई पैसामा पाँचवटा भँगेरा बिक्दैनन्? तीमध्ये एउटालाई पनि परमेश्वरले बिर्सनुहुन्न, तर तिमीहरूका त शिरका केश समेत गनिएका छन्। यसकारण न डराओ, तिमीहरू धेरै भँगेरा भन्दा बढी मोलका छौ। म तिमीहरूलाई भन्दछु हरेक जसले मलाई मानिसहरूका सामुन्ने स्वीकार गर्दछ त्यसलाई मानिसको पुत्रले पनि परमेश्वरका दूतहरूका सामुन्ने स्वीकार गर्नेछ। तर जसले मलाई मानिसहरूका सामुन्ने अस्वीकार गर्दछ परमेश्वरका दूतहरूका सामुन्ने त्यो पनि अस्वीकृत हुनेछ। हरेक जसले मानिसको पुत्रको विरुद्धमा बोल्छ त्यसलाई क्षमा हुनेछ, र जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्दछ त्यसलाई क्षमा हुने छैन। जब तिनीहरूले तिमीहरूलाई सभाघरहरू शासकहरू र अधिकारीहरूका सामु ल्याउँछन् तब तिमीहरूले कसरी र के जवाफ दिने अथवा के भन्नुपर्ने सो फिक्री नगर, किनभने त्यसै बेला तिमीहरूले के भन्नुपर्ने हो पवित्र आत्माले तिमीहरूलाई सिकाउनुहुनेछ।
भिडबाट एकजनाले उहाँलाई भन्यो,
गुरु मेरा दाजुलाई भनिदिनुहोस् र तिनले अंश बण्डा गरिदिउन्।
तर उहाँले त्यसलाई भन्नुभयो,
मित्र कसले मलाई तिमीहरूमाथि न्याय गर्ने अथवा तिमीहरूको सम्पत्ति बाँडी दिने तुल्यायो?
उहाँले तिनीहरूलाई भन्नुभयो,
होसियार रहो, सबै किसिमका लालचबाट जोगिने काम गर, किनकि मानिसको जिन्दगी उसको धन सम्पत्तिको प्रशस्ततामा रहँदैन।
उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो,
कुनै एउटा धनी मानिसको जमिनमा प्रशस्त उब्जनी भयो, त्यसले मनमनै गुन्न लाग्यो।
उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो,
मेरो अन्न राख्ने ठाउँ मसित छैन, अब म के गरौँ? तब त्यसले भन्यो, म यसो गर्नेछु, आफ्ना ढुकुटीहरू भत्काएर झन् ठुला ठुला बनाउनेछु र मेरा सबै अनाज र माल ताल त्यही राख्नेछु, अनि म आफ्नो प्राणलाई भन्नेछु, ए प्राण धेरै वर्षसम्म पुग्ने प्रशस्त सम्पत्ति तेरो निम्ति थुप्रिएको छ, सुखचैनमा बस, खा पी र मोज गर। तर परमेश्वरले त्यसलाई भन्नुभयो, ए मूर्ख आज राति नै तेरो प्राण तँबाट लिइनेछ, र जे कुराहरू तैँले आफ्नो निम्ति थुपारेको छस् ती कसको हुने? आफ्नो निम्ति धन सम्पत्ति थुपार्ने तर परमेश्वरको दृष्टिमा धनी नहुने मान्छेको अवस्था यस्तै हुन्छ।
उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो,
यसै कारण म तिमीहरूलाई भन्दछु आफ्नो प्राणको निम्ति के खाऊ र शरीरको निम्ति के पहिरौँ भनी चिन्तित नहो, किनकि प्राण भोजन भन्दा र शरीर वस्त्र भन्दा ठुलो हो। कागहरूलाई विचार गर, तिनीहरू न ता छर्दछन् न कटनी गर्दछन्, तिनीहरूको न ता भण्डार न ढुकुटी नै छ, तर पनि परमेश्वरले तिनलाई खुवाउनुहुन्छ। तिमीहरू चराचुरुङ्गी भन्दा ज्यादै बढी मोलका छौ, तिमीहरूमध्ये कसले फिक्री गरेर आफ्नो आयुमा एक घडीसम्म पनि थप्न सक्छ? यसकारण तिमीहरू त्यतिको सानो काम पनि गर्न सक्दैनौ भने अरू कुराको चिन्ता किन गर्दछौ? लिली फुललाई विचार गर, कसरी तिमीहरू न ता परिश्रम गर्छन् न काट्छन्। तर म तिमीहरूलाई भन्दछु सोलोमन राजा पनि आफ्नो सारा गौरवमा यीमध्ये एउटा जतिको पनि विभूषित थिएनन्। तर आज हुने र भोलि आगोमा फालिने मैदानको घाँसलाई परमेश्वरले यसरी आवश्यित गर्नुहुन्छ भने ए अल्पविश्वासी हो, उहाँले तिमीहरूलाई झन कति बढी आवश्यित गर्नुहुनेछ। के खाउँला कि के पिउँला भने तिमीहरू खोजीमा नबस र चिन्तित पनि नहौ, किनकि संसारका सबै मानिसहरू यी कुराहरूको खोजीमा रहन्छन्। तिमीहरूका पिताले जान्नुहुन्छ कि तिमीहरूलाई यी कुराहरूको खाँचो छ। तर परमेश्वरका राज्यको खोजी गर र यी सबै कुराहरू पनि तिमीहरूलाई दिइनेछन्। सानो बगाल, न डराओ, किनभने तिमीहरूलाई राज्य दिन तिमीहरूका पिता प्रसन्न हुनुहुन्छ। तिमीहरूको सम्पत्ति बेचेर भिक्षा देऊ, आफ्नो निम्ति थोत्रो नहुने थैलीहरू बनाओ, स्वर्गमा कहिल्यै नष्ट नहुने धन स्वर्गमा सञ्चय गर, त्यहाँ चोर आउँदैन र किरा पनि लाग्दैन, किनकि जहाँ तिम्रो धन छ त्यहीँ तिम्रो मन पनि हुनेछ। तिमीहरूका आफ्ना कम्मर कस र तिमीहरूका बत्ती बाली राख। तिमीहरू ती मानिसहरू जस्ता हो जसले आफ्ना मालिक विवाहको भोजबाट फर्किआएर ढकढक्याउँदा तिनको निम्ति झट्टै ढोका खोलिदिन्छन्। ती नोकरहरू धन्यका हुन् जसका मालिक घर आउँदा तिनीहरूलाई जागिरहेका भेट्टाउनेछन्। साँच्चै म तिमीहरूलाई भन्दछु, तिनले आफ्नो पटुका कसेर तिनीहरूलाई खाना बसाउनेछन् र आएर तिनीहरूको सेवा गर्नेछन्। यदि तिनी मध्यरात वा त्यसभन्दा अझ ढिलो आउँदा पनि नोकरहरूलाई जागै भेट्टाए भने तिनीहरू धन्यका हुन्। तर यो जान कि चोर कुन बेला आउँछ भनेर घरका मालिकले जानेका भए तिनी जागा बस्ने थिए र चोरलाई घर फोरेर पस्न दिने थिएनन्। तिमीहरू पनि तयार रहो, किनकि तिमीहरूले नचिताएको बेलामा मानिसको पुत्र आउनेछ।
त पत्रुसले भने,
हे प्रभु, के यो दृष्टान्त हाम्रै निम्ति मात्र बताउनु भएको हो कि अरू सबैका निम्ति?
प्रभुले भन्नुभयो,
त्यो विश्वासी र बुद्धिमानी भण्डारे को हो जसलाई त्यसका मालिकले आफ्नो परिवारलाई निश्चित समयमा तिनीहरूका भागमा पर्ने भोजन दिनलाई खटाउनेछन्? त्यो दास धन्यको हो जसलाई त्यसका मालिक आउँदा त्यसै गरिरहेको भेट्टाउनेछन्। साँच्चै म तिमीहरूलाई भन्दछु, तिनले त्यसलाई आफ्ना सारा सम्पत्तिमाथि अधिकार दिनेछन्। तर त्यस दासले आफ्नो मनमा मेरा मालिक आउन ढिलाउनु हुनेछ भनेर कमारा र कमारीहरूलाई पिट्न लाग्यो र त्यो खान पिउन र मात्न लाग्यो भने त्यसले आशा नगरेको दिन र नचिताएको घडीमा त्यसका मालिक आउनेछन् र त्यसलाई दण्ड दिनेछन् र त्यसको दशा अविश्वासीहरूको जस्तो हुनेछ। आफ्नो मालिकको इच्छा जानेर तयार नरहने र तिनको इच्छा बमोजिम नगर्ने चाहिँ दासले ज्यादै पिटाइ खानेछ। तर मालिकको इच्छा नजानेर पिटाइ खाने योग्यको काम गर्नेले थोरै पिटाइ खानेछ। प्रत्येक जसलाई धेरै दिएको छ त्यसबाट धेरै मागिनेछ र हरेक जसलाई धेरै सुम्पिएको छ त्यसबाट अझ बढी लिइनेछ। म पृथ्वीमाथि आगो खन्याउन आएको हुँ, त्यो त बरु अघिबाटै सल्किसकेको भए हुने थियो। एउटा बप्तिस्मा छ जो मैले लिनुपर्नेछ, त्यो पुरा नहुन्जेल म अति व्याकुल छु। के तिमीहरू सम्झन्छौ कि म पृथ्वीमा शान्ति ल्याउन आए? होइन, म तिमीहरूलाई भन्दछु, बरु म विभाजन ल्याउन आए, किनभने अब उसो एक परिवारमा पाँचजना एक अर्कामा विभाजित हुनेछन्। तीनजनाका विरुद्धमा दुई र दुईजनाका विरुद्धमा तीन, तिनीहरूमा विभाजन हुनेछ। बाबुको विरुद्धमा छोरा र छोराको विरुद्धमा बाबु, आमा छोरीको विरुद्धमा र छोरी आमाको विरुद्धमा, सासु आफ्नी बुहारीको विरुद्धमा र बुहारी त्यसकी सासुको विरुद्धमा।
उहाँले भिडलाई पनि भन्नुभयो,
तिमीहरू पश्चिमतिर बादल उठ्दै गरेको देखेर झट्टै भन्दछौ पानी पर्ने रहेछ र त्यसै हुन्छ। जब दक्षिणी बतास चल्छ तब तिमीहरू भन्छौ गर्मी हुनेछ र त्यसै हुन्छ। एक कप टी हो, तिमीहरू आकाश र पृथ्वीका लक्षणहरू बताइदिन सक्छौ, तर वर्तमान समयको अर्थ लाउन किन जान्दैनौ? कुन कुरा ठिक हो भनेर तिमीहरू आफै किन निर्णय गर्दैनौ? तिमीहरूको उजुरवालासँग हाकिम कहाँ जाँदा बाटैमा त्यससँग मिलाप गर, नत्र त त्यसले तिमीलाई न्यायाधीश कहाँ तानेर लैजानेछ र न्यायाधीशले तिमीलाई अफिसरको हातमा जिम्मा दिनेछ र अफिसरले तिमीलाई झ्यालखानमा हालिदिनेछ। म तिमीलाई भन्दछु, तिमीले एक एक पैसा नतिरुन्जेल त्यहाँबाट छुट्ने छैनौ।
लुका अध्याय 13।
त्यसै बेला त्यहाँ कतिजना उपस्थित थिए जसले ती गालिलीहरूका विषयमा उहाँलाई भने, जसलाई पिलातसले हत्या गरी तिनीहरूको रगत बलि भइरहेका पशुको रगतसँग मिसाइदिएका थिए। तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो,
तिनीहरूले यसरी कष्ट भोगे भन्दैमा के तिमीहरू ठान्छौ? यी गालिलीहरू अरू सबै गालिलीहरूभन्दा बढी पापी थिए? म तिमीहरूलाई भन्दछु, त्यसो होइन। तर तिमीहरूले पश्चाताप गरेनौ भने तिमीहरू सबै त्यसरी नै नाश हुनेछौ। अथवा के तिमीहरू ठान्छौ, ती 18 जो सिलो आममा धराहरा ढलेर मरेका थिए, कि तिनीहरू सबै एरुसेलमवासीहरूमध्ये बढी अपराधी थिए? त्यसो होइन। तर म तिमीहरूलाई भन्दछु, तिमीहरूले पश्चाताप गरेनौ भने तिमीहरू सबै त्यसरी नै नाश हुनेछौ।
त्यसपछि उहाँले यो दृष्टान्त भन्नुभयो,
कुनै मानिसले आफ्नो दाखबारीमा एउटा अन्जिरको बोट रोपेको थियो। त्यस बोटमा फल फल्यो कि भनेर त्यो आयो। तब त्यसले मालीलाई भन्यो, 3 भयो म यस अन्जिरको रुखमा फल खोज्दैछु तर पाउँदिन, यसलाई काटेर ढालिदे, यसले जमिन किन ओगट्ने? तर मालीले भन्यो, हजुर, यसलाई अझै 1 रहन दिनुहोस्, म यसको वरिपरि खनेर मल हाल्छु र त्यसपछि फल फल्यो भने बेसै भयो, फलेन भने तपाईँले त्यसलाई ढालिदिनुहोस्।
एक सबात दिन कुनै एउटा सभाघरमा उहाँले शिक्षा दिइरहनु भएको थियो। त्यहाँ एउटी स्त्री थिए जसलाई 18 दुर्बल पार्ने दुस्सात्मा लागेको थियो। त्यो कुप्री परेकी थिए र आफै पूर्ण रूपले सिधा हुन सक्दिन थिए। येशूले त्यसलाई देख्नुभयो र बोलाएर भन्नुभयो,
ए नारी, तिमी आफ्नो दुर्बलताबाट मुक्त भयो।
तब उहाँले त्यसमाथि आफ्ना हात राख्नुभयो र त्यो तुरन्तै सिधा भए र परमेश्वरको प्रशंसा गर्न लागि। सभाघरका शासक क्रोधित भए किनकि येशूले सबातमा निको पार्नुभएको थियो र तिनले मानिसहरूलाई भने,
काम गर्ने 6 छन्, यसकारण यी 6 आएर निको हो, सबात दिनमा होइन।
तर प्रभुले जवाफ दिनुभयो,
कपटी हो, तिमीहरू मध्ये कसले सबाफ दिनमा गोठ र तबेलाबाट आफ्नो गोरु कि गदा फोकाएर पानी खुवाउन लैजाँदैन? अब्राहम कि यो छोरी जो 18 शैतानको बन्धनमा थिए, सबाह दिनमा यस बन्धनबाट त्यो मुक्त हुनुपर्ने होइन र?
उहाँले यी कुरा भन्नुभएपछि उहाँका विरोधीहरू सबै शर्ममा परे, तर उहाँले गर्नुभएका सबै महिमामय कामहरूमा मानिसहरू आनन्दित भए। तब उहाँले भन्नुभयो,
परमेश्वरको राज्य के जस्तो छ, त्यसको तुलना म केसँग गरौँ? त्यो रायोको बिउको एउटा दाना जस्तो हो जो एकजना मानिसले लगेर आफ्नो बारीमा रोप्यो र त्यो बढेर एउटा रुख भयो र आकाशका चरा सुरुङ्गीहरूले त्यसका हाँगाहरूमा गुण बनाए।
फेरि उहाँले भन्नुभयो,
परमेश्वरको राज्यलाई म केसँग तुलना गरौँ? त्यो खमिर जस्तो हो जो एउटी स्त्रीले 25 पिठोमा मिसाई र समस्त पिठो खमिरा भइहाल्यो।
अब सहर सहर र गाउँ गाउँ भएर यात्रा गर्दै शिक्षा दिँदै उहाँ एरुसलेमतिर जानुभयो। कुनै एकजनाले उहाँलाई सोध्यो,
प्रभु, के उधार पाउनेहरू थोरै छन्?
तर उहाँले तिनीहरूलाई भन्नुभयो,
साँगुरो ढोकाबाट पस्ने प्रयत्न गर, किनकि म तिमीहरूलाई भन्दछु, धेरैजना पस्न खोज्ने छन् तर सक्ने छैनन्। घरका मालिकले उठेर ढोका बन्द गरिसकेपछि तिमीहरू बाहिर उभिएर यसो भन्दै ढोका डगडक्याउनेछौ, प्रभु, हाम्रा निम्ति ढोका खोलिदिनुहोस्। र उनले जवाफ दिएर भन्नेछन्, तिमीहरू कहाँबाट आएका हौ, म चिन्दिन। तब तिमीहरू भन्न लाग्नेछौ, हामीले तपाईँकै सामान्यमा खायौँ र पियौँ अनि हाम्रा गल्लीहरूमा तपाईँले शिक्षा दिनुहुन्थ्यो। उनले भन्नेछन्, म तिमीहरूलाई भन्दछु, तिमीहरू कहाँबाट आएका हौ, म जान्दिन, दुष्ट काम गर्ने हो, मबाट दूर हो। जब तिमीहरूले अब्राहम, इसहाक, याकुब र सबै अगमवक्ताहरूलाई परमेश्वरको राज्यभित्र देख्नेछौ अनि तिमीहरू आफै चाहिँ बाहिर फालिएका हुन्छौ, तब तिमीहरू विलाप गर्नेछौ र दारा किट्नेछौ। मानिसहरू पूर्व, पश्चिम, उत्तर र दक्षिणबाट आएर परमेश्वरका राज्यको भोजमा बस्नेछन्। हेर, पछिल्लाहरू चाहिँ पहिला हुनेछन् र पहिलाहरू चाहिँ पछिल्ला।
त्यसै बेला कोही कोही फरिसीहरूले आएर उहाँलाई भने,
यहाँबाट निस्केर जानुहोस्, किनभने हेरोदले तपाईँलाई मार्न चाहन्छन्।
उहाँले तिनीहरूलाई भन्नुभयो,
गएर त्यस स्याललाई भन, हेर, आज र भोलि म भूतहरू धपाउँछु र निको पार्ने काम गर्छु अनि तेस्रो दिन चाहिँ मेरो कार्य पूर्ण हुनेछ, तापनि आज भोलि र पर्सि पनि म हिँडि नै रहनु पर्छ, किनभने एरुसलेम बाहिर कुनै अगमवक्ताको मृत्यु हुनै सक्दैन। एरुसलेम, ए एरुसलेम, त अगमवक्ताहरूलाई मार्छस् र त कहाँ पठाइएकाहरूमाथि ढुङ्गा बर्साउँछस्, जसरी पोथीले आफ्ना चल्लाहरूलाई पखेटा मुनि बटुल्छ, त्यसरी नै कतिपल्ट मैले तेरा बालकहरूलाई बटुल्ने इच्छा गरेँ, तर तँ मानिनस्। हेर, तेरो घर उजाड भएको छ। म तँलाई भन्दछु, जबसम्म तैँले धन्य हुन् परम प्रभुको नाउँमा आउने भन्दैनस्, तबसम्म मलाई देख्ने छैनस्।
लुका अध्याय 14।
एक सबात उहाँ फरिसीहरूका कुनै एकजना शासकको घरमा खान जानुभयो। फरिसीहरू उहाँको छेवामा बसिरहेका थिए। जलग्रह रोगले पीडित एकजना मानिस उहाँको सामुन्ने थियो। येशूले व्यवस्थाका पण्डितहरू र फरिसीहरूलाई सोध्नुभयो,
सबातमा निको पार्नु उचित छ कि छैन?
तर तिनीहरू चुप लागिरहे र उहाँले त्यस रोगीको शरीरमा हात राखी निको पार्नुभयो र त्यसलाई जान दिनुभयो। तब उहाँले तिनीहरूलाई भन्नुभयो,
तिमीहरू मध्ये कसले आफ्नो गोरु वा गधा सबाह दिनमा इनारमा खस्यो भने त्यसलाई झट्टै निकाल्दैन?
अनि तिनीहरूले यस कुराको जवाफ दिन सकेनन्। अनि भोजमा आएका अतिथिहरूले आदरको स्थान छानेका देखेर उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो,
विवाहको भोजमा तिमीले कसैको निम्तो पायो भने आदरका स्थानमा नबस, तिमी भन्दा बढी प्रतिष्ठित व्यक्तिले त्यहाँ निम्तो पाएका होलान्। तिमीलाई र तिनलाई निम्तो दिने मेजमानले आएर तिमीलाई भन्नेछ, यिनलाई बस्ने ठाउँ देऊ, र तिमी चाहिँ लज्जित भएर सबैभन्दा तल्लो स्थानमा बस्नुपर्नेछ। तर जब तिमीले निम्तो पाउँछौ, गएर तल्लो ठाउँमा बस, र मेजमानले आएर तिमीलाई भन्नेछ, ए मित्र, माथि गएर बस्नुहोस्, त्यस बेला तिमीसँग खाना बस्नेहरूका सामुन्ने तिम्रो इज्जत हुनेछ, किनकि हरेक जसले आफूलाई उच्च तुल्याउँछ त्यो होच्याइनेछ, र आफूलाई होच्याउने चाहिँ उच्च पारिनेछ।
अनि उहाँलाई निम्तो दिनेलाई पनि उहाँले भन्नुभयो,
तिमीले बिहान अथवा बेलुकीको भोज लगाउँदा आफ्ना मित्रहरूलाई, आफ्ना दाजुभाइलाई वा तिम्रा कुटुम्बहरूलाई वा धनी छिमेकीहरूलाई निम्तो नदेऊ, नत्र त तिनीहरूले पनि साटोमा तिमीलाई निम्तो दिएर तिम्रो गुण फर्काइदिनेछन्। तर तिमीले भोज लगाउँदा गरिब, लुला, लङ्गडा, अन्धहरूलाई बोलाऊ, र तिमीले आशिष पाउनेछौ, किनकि तिनीहरूले तिम्रो गुण फर्काउन सक्दैनन्। तर मृत्युबाट धर्मीहरूको पुनरुत्थान हुँदा तिमीले यसको प्रतिफल पाउनेछौ।
उहाँसँग खान बस्नेहरूमध्ये एकजनाले यी कुरा सुनेर उहाँलाई भन्यो,
त्यो धन्य हो जसले परमेश्वरको राज्यमा भोज खानेछ।
तर उहाँले त्यसलाई भन्नुभयो,
कुनै एउटा मानिसले बेलुकीको एउटा विराट भोज तयार गर्यो र धेरैलाई निम्तो दियो। उसले आफ्नो नोकरलाई भोजन खाने बेलामा निम्ताराहरूलाई यसो भन्न पठायो, आउनुहोस्, अब सब थोक तयार छ। तर तिनीहरू सबैले समान रूपले एक नाशको बहाना बनाउन लागे। पहिलाले त्यसलाई भन्यो, मैले एउटा खेत किनेको छु, मलाई त्यो हेर्न जानु परेको छ, म बिन्ती गर्दछु, मलाई माफी होस्। अनि अर्काले भन्यो, मैले 5 हल गोरु किनेको छु, म ती हेर्न जान्छु, म बिन्ती गर्दछु, मलाई माफी होस्। अर्काले भन्यो, मैले विवाह गरेको छु, यसकारण म आउन सक्दिनँ। तब नोकरले आएर आफ्नो मालिकलाई यो कुरा भनिदियो। तब घरको मालिकले रिसाएर आफ्नो नोकरलाई भन्यो, सहरका सडकहरू र गल्लीहरूमा चाँडो जा र गरिबहरू, लुलाहरू, अन्धहरूलाई, लङ्गडाहरूलाई यहाँ भित्र ले। तब नोकरले भन्यो, हजुरले आज्ञा गर्नुभए बमोजिम काम भएको छ, तर अझै ठाउँ खाली छ। मालिकले नोकरलाई भन्यो, मूल सडकहरू र गल्लीहरू हुँदो गएर मानिसहरूलाई भित्र आउन कर लगा र मेरो घर भरियोस्, किनभने म तिमीहरूलाई भन्दछु, निम्ताराहरूमध्ये कसैले पनि मेरो भोजको स्वाद चाख्न पाउने छैन।
मानिसहरूको ठुलो भिड उहाँको साथ जाँदै थियो र उहाँले फर्केर तिनीहरूलाई भन्नुभयो,
यदि कोही म कहाँ आउँछ र आफ्ना बाबुआमा, पत्नी, छोराछोरीहरू र दाजुभाइ, दिदी बहिनीहरूलाई र आफ्नै प्राणलाई समेत तुच्छ ठान्दैन भने त्यो मेरो चेला हुन सक्दैन। जुन व्यक्ति आफ्नो क्रुस बोकेर मेरो पछि लाग्दैन, त्यो मेरो चेला हुन सक्दैन। तिमीहरूमध्ये कसैले एउटा धरहरा बनाउने इच्छा गर्छ भने त्यो धरहरा बनाइसी द्याउने खर्च आफूसित छ कि छैन भनी के त्यसले पहिले नै बसेर हिसाब लाउँदैन र? नत्र भने त्यसले जग बसालेपछि सिध्याउन सकेन भने देख्नेहरू सबैले यसो भनेर त्यसको गिल्ला गर्न लाग्नेछन्, यस मानिसले बनाउन त थाल्यो तर सिध्याउन सकेन। कुन राजा होला जसले अर्को राजासँग लडाइँ गर्न जाँदा आफ्नो साथ भएका 10,000 त्यसको विरुद्ध आउने 20,000 लडाइँ गर्न सक्छु कि सक्दिनँ भनी पहिले बसेर सल्लाह गर्दैन?
तिनले नसक्ने हो भने त्यो अर्को राजा टाढै हुँदा मिलापको शर्त सुन्न राजदूत पठाउनेछ। यसकारण तिमीहरूमध्ये जसले आपसित भएका सबै थोक त्याग्दैन त्यो मेरो चेला हुन सक्दैन। नुन असल हो, तर नुन अलिनो भयो भने केले त्यो नुनिलो हुने? त्यो न त जमिनको निम्ति न खादको निम्ति काम लाग्ने हुन्छ। मानिसहरूले त्यसलाई मिल्काइदिन्छन्। जसको सुन्ने कान छ त्यसले सुनोस्।
लुका अध्याय 15।
कर उठाउनेहरू र पापीहरू सबै उहाँको वचन सुन्नलाई उहाँको नजिक आइरहेका थिए।
यस मानिसले त पापीहरूलाई ग्रहण गर्दछ र तिनीहरूसँग खानपान गर्छ
भनी फरिसीहरू र शास्त्रीहरू गनगनाउन लागे। तब उहाँले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो।
तिमीहरू मध्ये कुन मानिस होला जसको 100 भेडा मध्ये एउटा हराउँदा 900 वनमै छोडेर हराएको भेडा नपाउन्जेल त्यसको खोजी गर्दैन? हराएको भेडा भेटाएपछि रमाउँदै त्यसलाई आफ्नो कानमा राख्छ र घरमा आएर उसले आफ्ना मित्रहरू र छिमेकीहरूलाई बोलाउँछ र तिनीहरूलाई भन्छ, मसँग रमाओ किनभने मैले आफ्नो हराएको भेडा पाएको छु। म तिमीहरूलाई भन्दछु, यसरी पश्चाताप गर्नु नपर्ने 900 धार्मिक जनहरूका लागि भन्दा पश्चाताप गर्ने एकजना पापीको लागि स्वर्गमा अझ बढी आनन्द हुनेछ। कुन स्त्री होली जसको 10 चाँदीका सिक्का मध्ये एउटा हरायो भने बत्ती बालेर उसले त्यो नपाउन्जेल घर बढारिकन मेहनतसँग खोज्दिन? हराएको सिक्का पाएपछि उसले आफ्ना मित्रहरू र छिमेकीहरूलाई बोलाएर भन्छे, मसँग रमाओ किनभने मैले मेरो हराएको सिक्का पाएकी छु। म तिमीहरूलाई भन्दछु, यसरी नै पश्चाताप गर्ने एकजना पापीको लागि परमेश्वरका स्वर्गदूतहरूका सामुन्ने आनन्द हुन्छ।
उहाँले भन्नुभयो,
कुनै मानिसका 2 छोरा थिए। कान्छा चाहिँले बाबुलाई भन्यो, पिताज्यू, मेरो भागमा पर्ने धन सम्पत्तिको हिस्सा मलाई दिनुहोस्। तब तिनले आफ्नो सम्पत्ति तिनीहरूलाई बाँडी दिए। धेरै दिन बित्ता नबित्तै सबै धन सम्पत्ति बटुलेर कान्छो छोरो टाढा देशमा गयो र त्यहाँ भोग विलासमा आफ्नो सम्पत्ति उडायो। त्यसले सबै रुपियाँ पैसा खर्च गरिसकेको थियो। त्यसै बेला त्यस देशमा ठुलो अनिकाल पर्यो र त्यसलाई अभाव हुन थाल्यो। त्यो गयो र त्यस देशको एकजना नागरिक कहाँ त्यसले काम माग्यो। उसले त्यसलाई आफ्नो खेतमा सुगुरहरू चराउन पठायो। सुगुरले खाने चारोले त्यसले आफ्नो पेट भर्न चाहन्थ्यो अनि कसैले त्यसलाई केही दिँदैनथ्यो। जब त्यसको चेत खुल्यो त्यसले भन्यो, मेरा बाबुका धेरै ज्यालादारी चाकरहरू भर पेट खाएर उभार्ने गर्छन्, तर म चाहिँ भोकले मरिरहेछु। म उठेर आफ्ना बाबु कहाँ जानेछु र उहाँलाई भन्नेछु, बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईँको दृष्टिमा पाप गरेको छु। अब उपरान्त म तपाईँको छोरो भनिने योग्यको छैन। मलाई तपाईँका ज्यालादारी चाकरहरूमध्ये एउटा सरह तुल्याउनुहोस्। तब त्यो उठेर आफ्ना बाबु कहाँ गयो। तर त्यो धेरै टाढा छँदा त्यसका बाबुले त्यसलाई देखे र तिनी दयाले भरिए र दौडेर गई त्यसलाई अँगालो हालेर त्यसलाई चुम्बन गरे। छोराले तिनलाई भन्यो, बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईँको दृष्टिमा पाप गरेको छु। म फेरि तपाईँको छोरो भनिने योग्यको छैन। तर बाबु चाहिँले आफ्ना कमाराहरूलाई भने, झट्टै सबैभन्दा असल वस्त्र ल्याएर यसलाई पहिर्याइदियो। त्यसको हातमा औँठी र खुट्टामा जुत्ता लगाइदियो र पुष्ट्याइराखेको पशु मार र हामी खाएर आनन्द मनाऊ, किनकि यो मेरो छोरो मरेको थियो फेरि जीवित भएको छ, हराएको थियो र पाइएको छ। तब तिनीहरू आनन्द मनाउन लागे। त्यस बेला तिनको जेठो छोरो खेतमा थियो र त्यो घरको नजिक आइपुग्दा त्यसले नाचगानको आवाज सुन्यो। त्यसले चाकरहरू मध्ये एउटालाई आफू कहाँ बोलाएर यो के भइरहेछ भनेर सोध्यो। त्यसले त्यसलाई भन्यो, तपाईँका भाइ आइपुगे र तपाईँका पिताले पालिराखेको मोटो पशु मार्नुभयो, किनकि उहाँले तिनलाई सकुशल र स्वास्थ्य फर्किआएको भेट्टाउनु भयो। तर त्यो रिसायो र भित्र जान मानेन र त्यसको बाबुले बाहिर गएर त्यसलाई मनाउन लागे। तर त्यसले बाबुलाई भन्यो, हेर्नुहोस्, यतिका वर्ष मैले तपाईँको सेवा गरिरहेछु अनि तपाईँको आज्ञा कहिले उल्लङ्घन गरिनँ। तापनि मैले आफ्ना साथीहरूसँग आनन्द मनाउन तपाईँले मलाई एउटा पाठो पनि कहिल्यै दिनु भएन। तर तपाईँको सम्पत्ति वेश्याहरूसँग उडाउने यो तपाईँको छोरो आउँदा चाहिँ तपाईँले पालिराखेको मोटो पशु त्यसको निम्ति मार्नुभयो। तब तिनले त्यसलाई भने, छोरा, त त मसँग सधैँभरि छँदैछस् अनि मेरो सबै सम्पत्ति तेरै हो, तर हामीले आनन्द मनाउनु र खुसी हुनु उचित थियो, किनकि यो तेरो भाइ मरेको थियो,
फेरि जीवित भएको छ, हराएको थियो र पाइएको छ।
लुका अध्याय 16।
येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो,
कुनै धनी मानिसको एकजना व्यवस्थापक थियो। त्यसले आफ्नो मालिकको धन सम्पत्ति उडाइरहेको छ भन्ने अभियोग त्यसको विरुद्धमा लागेको थियो। तब मालिकले त्यसलाई बोलाएर भन्यो, तेरो विषयमा म जे सुन्दैछु त्यो के हो? व्यवस्थापकको तेरो कामको हिसाब मलाई दे, अब उपरान्त त व्यवस्थापक रहने छैनस्। तब व्यवस्थापकले आफ्नो मनमा नै भन्यो, अब म के गरूँ, किनकि मेरा मालिकले मबाट व्यवस्थापकको काम खोज्न लागेका छन्। खनजोत गर्ने मेरो ताकत छैन, भिख माग्न मलाई लाज लाग्छ। अब मैले के गर्नुपर्ने हो मैले सोचिसकेको छु। व्यवस्थापकको कामबाट खारिज भएपछि मानिसहरूले मलाई तिनीहरूका घरमा कसरी स्वागत गर्नेछन् सो निश्चय गरेको छु। तब त्यसले मालिकका ऋणीहरू एक एकलाई बोलायो र पहिलालाई भन्यो, तिमीलाई मालिकको ऋण कति छ? उसले भन्यो, 3,000 लिटर तेल। तब व्यवस्थापकले उसलाई भन्यो, तिम्रो तमसुक ल्याऊ र चाँडै बसेर 1,500 लिटर लेख। त्यसपछि त्यसले अर्कालाई भन्यो, तिम्रो ऋण कति छ? उसले भन्यो, 350 क्विन्टल गहुँ। त्यसले उसलाई भन्यो, तिम्रो तमसुक ल्याऊ र 300 क्विन्टल लेख। अब त्यसको मालिकले त्यस अधर्मी व्यवस्थापकको तारिफ गर्यो, किनकि त्यसले चतुर्याइसित काम गरेको थियो। किनकि यस संसारका मानिसहरू आफ्नै पुस्ताका अरू मानिसहरूसँग व्यवहार गर्दा ज्योतिका सन्तानभन्दा अझ बढी चतुर हुन्छन्। म तिमीहरूलाई भन्दछु, आफ्नो निम्ति संसारको धनले मित्रहरू बनाओ, र जब त्यो धन शेष हुन्छ तब तिनीहरूले तिमीहरूलाई अनन्त वासस्थानमा स्वागत गरून्। जो थोरै कुरामा इमान्दार हुन्छ त्यो धेरैमा पनि इमान्दार हुन्छ, र जो अति सानो कुरामा बेइमान हुन्छ त्यो धेरैमा पनि बेइमान हुन्छ। यसकारण तिमीहरू सांसारिक धनमा इमान्दार भएनौ भने तिमीहरूलाई साँचो धनको जिम्मा कसले देला? यदि तिमीहरू अर्काको धनमा इमान्दार भएनौ भने तिमीहरूको आफ्नै धन तिमीहरूलाई कसले देला? कुनै नोकरले दुई मालिकको सेवा गर्न सक्दैन, किनकि त्यसले एउटालाई घृणा गरेर अर्कालाई प्रेम गर्छ, अथवा त्यो एउटाको भक्त भएर अर्कालाई तुच्छ ठान्छ। तिमीहरू परमेश्वर र धन दुवैको सेवा गर्न सक्दैनौ। धनका लोभी फरिसीहरूले यी सबै कुरा सुनेर उहाँको उपहास गरे। तब उहाँले तिनीहरूलाई भन्नुभयो, मानिसहरूका सामुन्ने आफूलाई धर्मी ठहर्याउने तिमीहरू नै हौ, तर परमेश्वरले तिमीहरूका हृदय जान्नुहुन्छ। किनकि मानिसहरूका बीचमा जे उच्च गनिएको छ परमेश्वरको दृष्टिमा त्यो तुच्छ ठहरिन्छ। बप्तिस्मा दिने युहन्नाको समयसम्म मोसाको व्यवस्था र अगमवक्ताहरू प्रचार गरिए। त्यस बेलादेखि परमेश्वरका राज्यको सुसमाचार प्रचार गरिएको छ र सबैजना त्यस राज्यभित्र बलपूर्वक प्रवेश गर्दछन्। तर व्यवस्थाबाट एक मात्रा मेटिन भन्दा स्वर्ग र पृथ्वी टलिजान सजिलो छ। जसले आफ्नी स्वास्नीलाई त्यागेर अर्कीलाई विवाह गर्छ त्यसले व्यभिचार गर्दछ, र लोग्नेबाट त्यागेकी स्त्रीलाई विवाह गर्ने मानिसले पनि व्यभिचार गर्दछ। एउटा धनी मानिस थियो जो बहुमूल्य वस्त्र र मिहिन मलमल लगाएर दिनौ मोज मजामा बस्दथ्यो। उसको ढोकामा लाजरस नाउँको एउटा गरिब मानिसलाई ल्याएर राखिदिन्थे। त्यो घाउै घाउले भरिएको थियो। त्यस धनी मानिसको टेबुलबाट झारेका टुक्रा टुक्री खाएर लाजरसले आफ्नो पेट भर्ने इच्छा गर्थ्यो। कुकुरहरूले पनि आएर त्यसका घाउहरू चाट्थे। त्यो गरिब मानिस मर्यो र स्वर्गदूतहरूले त्यसलाई लगेर अब्राहमको सङ्गमा राखे। त्यो धनी मानिस पनि मर्यो र गाडियो। नरकमा कठोर कष्ट भोगिरहेको बेला उसले नजर उठाएर हेर्यो र टाढामा अब्राहम र उनको सङ्गमा लाजरसलाई देख्यो। अनि उसले कराएर भन्यो, हे पिता अब्राहम, म माथि दया गरेर लाजरसलाई पठाइदिनुहोस्। र त्यसले आफ्नो औँलाको टुप्पा पानीमा चोपेर मेरो जिब्रोलाई शीतल पारिदियोस्, किनकि म यस ज्वालामा भयङ्कर वेदना पाइरहेछु। तर अब्राहमले भने, छोरो याद गर, तैँले आफ्नो जीवनकालमा असल असल कुराहरू भोग गरिस् र त्यसै गरी लाजरसले दुःखै दुःख भयो, त्यो अब यहाँ आराममा छ र त चाहिँ कष्टमा छस्। यी सबै कुरा बाहेक यहाँबाट त कहाँ पारी जान खोज्नेहरू जान नसकुन् र त्यहाँबाट यहाँ हामी कहाँ वारी आउन पनि नसकुन् भनेर हामीहरू र तिमीहरूका बीचमा एउटा अति गहिरो धाँधो छ। उसले भन्यो, पिता, यसै कारण म तपाईँलाई विन्ती गर्दछु, तपाईँले त्यसलाई मेरा बाबुको घरमा पठाइदिनुहोस्, किनभने मेरा 5 भाइ छन् र त्यसले तिनीहरूलाई चेतावनी दियोस्, नत्र त तिनीहरू पनि यस कष्टको ठाउँमा आउलान्। तर अब्राहमले भने, तिनीहरूका साथमा मसा र अगमवक्ताहरूका पुस्तक छन्, तिनीहरूले ती सुनन्। तर उसले भन्यो, होइन पिता अब्राहम, मरेकाबाट कोही एकजना तिनीहरू कहाँ गए भने त तिनीहरूले पश्चाताप गर्नेछन्। उनले उसलाई भने, मोसा र अगमवक्ताहरूका कुरा तिनीहरूले सुन्दैनन् भने मृतकहरूबाट कोही जीवित भए पनि तिनीहरूले विश्वास गर्ने छैनन्।
लुका अध्याय 17।
येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो,
पाप गर्न लाउने परीक्षाहरू निश्चय आउँछन्, तर धिक्कार त्यस मानिसलाई जसद्वारा ती आउँछन्। जुन मानिसले यी सानाहरूमध्ये एउटालाई पाप गर्न लाउँछ, त्यसको गलामा जाँतोको एउटा पाटा झुन्ड्याएर त्यसलाई समुद्रमा फालिदिनु त्यसको निम्ति बेस हुनेछ। आफ्नो विषयमा होसियार बस, तिम्रो भाइले अपराध गर्यो भने त्यसलाई हप्काऊ, र त्यसले पछुतो गर्यो भने तिमीले त्यसलाई क्षमा गर। यदि तिम्रो भाइले दिनमा 7 तिम्रो विरुद्धमा अपराध गर्यो र 7 तिमी कहाँ फर्किआएर म पछुतो गर्छु भन्यो भने तिमीले त्यसलाई क्षमा गर्नु।
प्रेरितहरूले प्रभुलाई भने,
हामीहरूको विश्वास बढाइदिनुहोस्।
प्रभुले भन्नुभयो,
तिमीहरूमा रायोको दाना जति पनि विश्वास भएदेखि तिमीहरूले यस किम्बुको रुखलाई त उखेलिएर समुद्रमा रोपिन जा भन्यो भने त्यसले मान्नेछ। तिमीहरूमध्ये कसैको नोकर खेत जोतेर कि भेडा चराएर खेतबाट आयो भने उसले त्यस नोकरलाई तुरुन्त आएर खाना बस भन्छ, र के उसले त्यसलाई बरु यसो भन्ने छैन, मेरो निम्ति खाना तयार गर र पटुका कस, र मैले खाइ पिइ नसकेसम्म मेरो सेवा टहल गर, त्यसपछि तैँले खानपान गर। आफूले अराए बमोजिमको काम गरेकोमा के उसले त्यस नोकरलाई धन्यवाद दिन्छ र? त्यसरी नै तिमीहरूलाई अराएका सबै काम पुरा गरेपछि तिमीहरूले पनि यसो भन, हामी नालायक दास हौ, हामीले त हाम्रो कर्तव्य मात्र पालन गरेका छौँ।
येशू यरूशलेमतिर जाँदै हुनुहुन्थ्यो। यस यात्रामा उहाँ सामरिया र गालिलको सिमाना भएर जानुभयो। उहाँ एउटा गाउँमा पस्नुहुँदा 10 कुष्ठरोगीसँग उहाँको भेट भयो। टाढै उभिएर तिनीहरूले छर्को स्वरले भने,
हे येशु गुरुज्यू, हामी माथि कृपा गर्नुहोस्।
उहाँले तिनीहरूलाई देखेर भन्नुभयो,
जाओ गएर पुजारी कहाँ आफैलाई देखाओ।
तिनीहरू जाँदा जाँदै निको भइहाले। तिनीहरू मध्ये एकजनाले आफू निको भएको देख्यो र उच्च स्वरले परमेश्वरको महिमा गर्दै त्यो फर्क्यो र येशूलाई धन्यवाद दिएर त्यो येशूका पाउमा घोप्टो पर्यो। त्यो एक सामरी थियो। येशूले भन्नुभयो,
के निको भएका 10 होइनन् र अरू 9 कहाँ छन्? के यो विदेशी बाहेक फर्किआएर परमेश्वरको प्रशंसा गर्नेहरू कोही भएन?
अनि उहाँले त्यसलाई भन्नुभयो,
उठ र आफ्नो बाटो लाग, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।
परमेश्वरको राज्य कहिले आउँछ भन्ने फरिसीहरूको प्रश्नको जवाफमा उहाँले तिनीहरूलाई भन्नुभयो,
परमेश्वरको राज्य देखिने गरी आउँदैन, न त मानिसहरूले भनेछन् हेर यहाँ छ अथवा त्यहाँ छ, किनभने हेर परमेश्वरको राज्य तिमीहरूकै बीचमा छ।
उहाँले चेलाहरूलाई भन्नुभयो,
ती दिन आउनेछन् जब तिमीहरू मानिसको पुत्रको कुनै एक दिन हेर्ने इच्छा गर्नेछौ, तर तिमीहरूले देख्ने छैनौ। मानिसहरूले तिमीहरूलाई भनेछन् हेर ऊ त्यहाँ छ अथवा हेर ऊ यहाँ छ, तर नजाओ र तिमीहरूका पछि नलाग, किनकि जसरी बिजुली चम्काँदा आकाशको एक छेउदेखि अर्को छेउसम्म उज्यालो पार्छ, मानिसको पुत्र पनि आफ्नो दिनमा त्यस्तै हुनेछ। तर पहिले उसले धेरै कष्ट सहनुपर्छ र यस पुस्ताबाट बहिष्कृत हुनुपर्छ। नुहाको दिनमा जस्तो भएको थियो, मानिसको पुत्रको दिनमा पनि त्यस्तै हुनेछ। नुहा जहाजभित्र प्रवेश नहुन्जेल मानिसहरू खाँदै थिए, पिउँदै थिए, विवाहबारी गर्दै थिए, तर जलप्रलय आयो र सबैलाई नष्ट पार्यो। लोतका दिनमा पनि त्यस्तै भएको थियो, मानिसहरू खाँदै थिए, पिउँदै थिए, किनबेच गर्दै थिए, रोप्दै थिए, बनाउँदै थिए, तर जुन दिन लोत सदोमबाट निस्के, आकाशबाट आगो र गन्धक बर्सेर तिनीहरू सबैलाई नष्ट पार्यो। मानिसको पुत्र प्रकट हुने दिनमा यस्तै हुनेछ। त्यस दिन जो घरको कौशीमाथि छ त्यसको मालमत्ता घरभित्र छ भने ती लिनलाई त्यो तल नझरोस्, त्यसरी नै खेतमा हुने पनि फर्केर नआओस्। लोत कि स्वास्नीलाई याद गर, जसले आफ्नो प्राण बचाउन खोज्दछ त्यसले सो गुमाउनेछ, र जसले आफ्नो प्राण गुमाउँछ त्यसले त्यो सुरक्षित राख्नेछ। म तिमीहरूलाई भन्दछु, त्यस रात 2 एउटै ओछ्यानमा हुनेछन्, एउटा लगिनेछ र अर्को छोडिनेछ। दुईजना स्त्री एकैसाथ जाँतो पिँधिरहेका हुनेछन्, एउटी लगिनेछ अनि अर्की छोडिनेछ। दुईजना मानिस खेतमा हुनेछन्, एउटा लगिनेछ अर्को चाहिँ छोडिनेछ।
अनि तिनीहरूले उहाँलाई सोधे,
कहाँ प्रभु?
उहाँले तिनीहरूलाई भन्नुभयो,
जहाँ सिनु छ गिद्धहरू त्यहाँ भेला हुन्छन्।
लुका अध्याय 18।
तिनीहरू सधैँ प्रार्थना गरिरहन् र निराश नहुन् भन्ने हेतुले उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो।
कुनै एउटा सहरमा परमेश्वरको भय नमानेर मानिसको वास्ता नगर्ने एउटा न्यायाधीश थिए। त्यसै सहरमा एउटी विधवा थिए। त्यो तिनी कहाँ आइरहन्थे र भन्थे, मेरो बारीको अघि मेरो न्याय गरिदिनुहोस्। तिनले केही समयसम्म त मानेनन्, तर पछिबाट तिनले आफ्नो मनमा भने, म परमेश्वरको डर मान्दिन, मानिसको वास्ता पनि गर्दिन, तर यस विधवाले मलाई हैरान पारेकी हुनाले म त्यसको न्याय गरिदिनेछु, नत्र त त्यो एकहोरो आएर मलाई वाक्क बनाउनेछ।
प्रभुले भन्नुभयो,
सुन, ती अधर्मी न्यायाधीशले के भन्दछन्? के परमेश्वरले उहाँलाई रात दिन पुकार्ने आफ्ना चुनिएकाहरूको न्याय गरिदिनुहुन्न र? के उहाँले तिनीहरूका निम्ति बियालो गर्नुहुन्छ र? म तिमीहरूलाई भन्दछु, उहाँले चाँडै नै तिनीहरूको न्याय गरिदिनुहुनेछ। तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेट्टाउनेछ र?
आफैमाथि भरोसा राख्नेहरू र आफैलाई धर्मी ठानी अरूहरूलाई तुच्छ ठान्नेहरू कसै कसैलाई उहाँले यो दृष्टान्त सुनाउनु भयो।
दुईजना मानिस प्रार्थना गर्न मन्दिरमा गए, एकजना फरिसी र अर्को चाहिँ कर उठाउने। फरिसीले उभिएर मनमनै यसरी प्रार्थना गर्यो, हे परमेश्वर, म तपाईँलाई धन्यवाद दिन्छु, म अरू मानिसहरू जस्तो धुताहा, अन्यायी, व्यभिचारी अथवा यही कर उठाउने जस्तो पनि छैन। म हप्तामा दुईपल्ट उपवास बस्दछु, मैले पाएका सबै थोकको दशांश म दिन्छु। तर कर उठाउने चाहिँ टाढै उभिएर स्वर्गतिर आँखा पनि नउठाई यसो भन्दै आफ्नो छाती पिट्यो, हे परमेश्वर, म पापीमाथि दया गर्नुहोस्। म तिमीहरूलाई भन्दछु, यो चाहिँ मानिस त्यस अर्काभन्दा धर्मी ठहरिएर आफ्नो घरतिर लाग्यो, किनभने हरेक जसले आफूलाई उच्च पार्दछ त्यो होच्याइनेछ, तर जसले आफूलाई होच्याउँछ त्यो उच्च पारिनेछ।
यीशुले छोइदिउन् भनी मानिसहरूले शिशुहरूलाई उहाँका ल्याए, तर चेलाहरूले यो देखेर तिनीहरूलाई हप्काए। यीशुले तिनीहरूलाई आफू कहाँ बोलाएर भन्नुभयो,
बालकहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरोक, किनभने परमेश्वरको राज्य यस्तैहरूको हो। साँच्चै म तिमीहरूलाई भन्दछु, जसले एउटा बालकले जस्तै परमेश्वरको राज्यलाई ग्रहण गर्दैन त्यो कुनै रीतिले त्यसभित्र प्रवेश गर्ने छैन।
कोही एउटा शासकले येशूलाई येशू भनेर सोधे,
हे असल गुरु, अनन्त जीवन पाउनलाई म के गरौँ?
येशूले तिनलाई भन्नुभयो,
तिमी मलाई किन असल भन्दछौ? एक परमेश्वर बाहेक कोही असल छैन। तिमी आज्ञाहरू त जान्दछौ, व्यभिचार नगर्नु, हत्या नगर्नु, नचोर्नु, झुटा गवाई नदिनु, आफ्ना बाबु र आमाको आदर गर्नु।
तिनले भने,
यी सब त मैले मेरो युवा अवस्थादेखि नै पालन गरेको छु।
त्यो सुनेपछि येशूले तिनलाई भन्नुभयो,
तिमीलाई अझ एक कुराको अभाव छ, तिमीसँग भएका जे जति छन् ती सबैलाई बेचेर गरिबहरूलाई बाँडी देऊ र तिमीलाई स्वर्गमा धन हुनेछ, र आऊ र मेरो पछि लाग।
तर यी कुरा सुनेर ती शासक अति उदास भए, किनभने तिनी अत्यन्त धनी थिए। अनि येशूले तिनलाई हेरेर भन्नुभयो,
धन सम्पत्ति हुनेहरूलाई परमेश्वरको राज्यभित्र प्रवेश गर्नु अति गाह्रो छ, किनभने धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नुभन्दा त उँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ।
अनि सुन्नेहरूले भने,
तब कसको उद्धार हुन सक्छ त?
उहाँले भन्नुभयो,
मानिसहरूका लागि जे असम्भव छ त्यो परमेश्वरको लागि सम्भव छ।
तब पत्रुसले भने,
हेर्नुहोस्, आफ्नो घर द्वार छोडेर हामी तपाईँको पछि लागेका छौँ।
तब उहाँले तिनीहरूलाई भन्नुभयो,
साँच्चै म तिमीहरूलाई भन्दछु, जसले घर वा पत्नी वा दाजुभाइ वा आमा बाबु अथवा छोरा छोरीलाई परमेश्वरका राज्यको निम्ति त्याग्छ त्यसले यसै समयमा धेरै बढी प्रतिफल पाउनेछ र आउने युगमा अनन्त जीवन प्राप्त गर्नेछ।
येशूले बारेलाई अलग्गै लगेर भन्नुभयो,
हेर, हामी यरुसलेमतिर जाँदैछौँ र मानिसको पुत्रको विषयमा अगमवक्ताहरूले लेखेका हरेक कुरा पूरा हुनेछ, किनभने ऊ अन्य जातिहरूका हातमा सुम्पिनेछ र तिनीहरूले उसको गिल्ला गर्नेछन् र उसँग दुर्व्यवहार गर्नेछन् र उसलाई थुक्नेछन्, तिनीहरूले उसलाई कोर्रा लाउनेछन् र मार्नेछन्, अनि तेस्रो दिनमा ऊ फेरि मृत्युबाट जीवित भई उठ्नेछ।
तर चेलाहरूले यी कुराहरू एउटै पनि बुझेनन्। तिनीहरूका निम्ति यो कुरा गुप्तमा राखियो अनि भनिएको यो कुरा तिनीहरूको समझले भ्याएन। उहाँ एरियोको नजिक पुग्नुभयो। त्यहाँ एकजना अन्धो बाटोको छेउमा बसेर भिख मागिरहेको थियो। एउटा भिड छेउबाट गइरहेको सुनेर
यो के हो
भनेर त्यसले सोध्यो। मानिसहरूले त्यसलाई भने,
नासरतका यीशु यतैबाट जाँदै हुनुहुन्छ।
तब त्यो यसो भन्दै करायो,
हे यीशु दाऊदका पुत्र, म माथि दया गर्नुहोस्।
अघि अघि हिँड्नेहरूले त्यसलाई चुप लाग भनेर हप्काए, तर त्यो झन साह्रो करायो,
हे दाऊदका पुत्र, म माथि दया गर्नुहोस्।
यीशु अडिनुभयो र त्यसलाई आफूका ल्याउने आज्ञा गर्नुभयो। त्यो नजिक आएपछि उहाँले त्यसलाई सोध्नुभयो,
तिमी के चाहन्छौ, म तिम्रो निम्ति के गरौँ?
त्यसले भन्यो,
प्रभु म देख्न सकु।
तब यीशुले त्यसलाई भन्नुभयो,
तिमी देख्ने भइजाऊ, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।
अनि तुरन्तै त्यो देख्ने भयो र परमेश्वरको प्रशंसा गर्दै त्यो उहाँको पछि लाग्यो। यो देखेर सबै मानिसहरूले परमेश्वरको प्रशंसा गरे।
लुका अध्याय 19।
यीशु यरिहोमा प्रवेश गरेर त्यहाँबाट जाँदै हुनुहुन्थ्यो। त्यहाँ जखायस नाउँ भएका एकजना मानिस थिए। तिनी कर उठाउनेहरूमा प्रमुख मानिस थिए अनि धनी थिए।
यीशु को हुनुहुँदो रहेछ भनेर तिनी हेर्न चाहन्थे, तर पुड्को भएका हुनाले भिडले गर्दा तिनले देख्न सकेनन्।
तिनी उहाँलाई हेर्नलाई अघि अघि दौडेर एउटा अन्जीरको रुखमा चढे, किनकि यीशु त्यही बाटो भएर जान लाग्नुभएको थियो। जब यीशु त्यस ठाउँमा आइपुग्नुभयो, तब उहाँले मास्तिर हेरेर तिनलाई भन्नुभयो,
ए जखायस, चाँडो ओर्लेर आऊ, किनभने आज मलाई तिम्रो घरमा बस्नु परेको छ।
तिनी झट्टै ओर्लेर आए अनि खुसी साथ उहाँको सत्कार गरे। जब मानिसहरूले यो देखे, तिनीहरू सबै यसो भनेर गनगनाउन लागे,
उनी पापीको घरमा पाउन लाग्न गए।
जखायसले खडा भएर प्रभुलाई भने,
प्रभु हेर्नुहोस्, म आफ्ना सम्पत्तिको आधा भाग गरिबहरूलाई दिन्छु, र कोहीबाट अन्यायपूर्वक केही लिएको छु भने म त्यसको चार गुणा फिर्ता गरिदिनेछु।
तब यीशुले तिनलाई भन्नुभयो,
आज यस घरमा मुक्ति आएको छ, किनकि यिनी पनि अब्राहमका छोरा हुन्, किनभने मानिसको पुत्र हराएकाहरूलाई खोज्न र बचाउन आएको हो।
तिनीहरूले यी कुरा सुन्दै गर्दा उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्न लाग्नुभयो। उहाँ यरुसलेमको नजिकै हुनुहुन्थ्यो अनि मानिसहरूले परमेश्वरको राज्य तुरन्तै प्रकट हुन लागेको छ भन्ने सम्झेका थिए। उहाँले भन्नुभयो,
एकजना खानदानी मानिस एउटा राज्य प्राप्त गरी फर्की आउन भनी कुनै टाढा देशमा गए। तिनले आफ्ना 10 नोकरहरूलाई बोलाएर तिनीहरूलाई 10 सुनका सिक्का दिएर भने, जबसम्म म फर्की आउँदिन यसबाट व्यापार गर। तर तिनका प्रजाहरू तिनलाई घृणा गर्थे र तिनीहरूले तिनको पछि पछि दूतहरूलाई यसो भनेर पठाए, तिनले हामी माथि राज गरेका हामी चाहँदैनौ। तब राज्य अधिकार पाई तिनी फर्केपछि आफूले पैसा दिएका नोकरहरूलाई आफू कहाँ बोलाउने हुकुम दिए अनि व्यापारबाट तिनीहरूले कति नाफा गरे भन्ने तिनले जान्न चाहे। तब पहिलो आएर यसो भन्यो, मालिक, तपाईँको सिक्काले अझै 10 सिक्का कमाएको छु। तिनले त्यसलाई भने, स्याबास असल नोकर, त अति थोरैमा विश्वासी भइस, तैँले 10 शहरहरूमाथि अधिकार पाउनेछस्। दोस्रो आएर यसो भन्यो, मालिक, तपाईँको सिक्काले अरू 5 सिक्का कमाएको छु। तिनले त्यसलाई भने, तैँले पनि 5 शहरमाथि अधिकार पाउनेछस्। अर्को आएर यसो भन्यो, मालिक, हेर्नुहोस्, तपाईँको सिक्का यहाँ छ, त्यो मैले रुमालमा बाँधेर राखेको थिएँ। म तपाईँसँग डराएँ, किनकि तपाईँ कठोर मानिस हुनुहुन्छ, जे राख्नु भएन त्यो लिनुहुन्छ र जे छर्नु भएन त्यसैको कटनी गर्नुहुन्छ। तिनले त्यसलाई भने, तेरै मुखको कुराबाट म तेरो इन्साफ गर्नेछु, ए दुष्ट नोकर, जे राखिन त्यो लिने र जे छैन त्यसको कटनी गर्ने म कठोर मानिस हुँ भनेर तैँले जानेकै थिइस्, तब मेरो सिक्का बैङ्कमा किन राखिनस् त, म आएर ब्याजसहित त्यो पाउने थिएँ। तब नजिक हुनेहरूलाई तिनले भने, त्यसबाट त्यो सिक्का लिएर 10 सिक्का हुनेलाई दिइहाल। तिनीहरूले तिनलाई भने, हजुर, त्यससँग त 10 सिक्का छँदैछन्। म तिमीहरूलाई भन्दछु, जससँग छ त्यसलाई अझ बढी दिइनेछ, तर जससँग छैन त्यससँग भएको पनि त्यसबाट खोसिनेछ। तर मैले तिनीहरूमाथि राज गरेको नचाहने मेरा ती शत्रुहरूलाई यहाँ ल्याओ र तिनीहरूलाई मेरै सामुन्ने मार।
यीशुले यी कुरा भन्नुभएपछि उहाँ यरुसलेमतर्फ बढ्नुभयो। जब उहाँ बेतफागेर बेथानियाको नजिक जैतुन भनिने डाँडामा पुग्नुभयो, उहाँले आफ्ना चेलाहरूमध्ये 2 यसो भनेर पठाउनुभयो,
सामुन्नेको गाउँमा जाओ र भित्र पस्ता पस्दै तिमीहरूले गलाको एउटा बछिडो बाँधेको भेट्टाउनेछौ, जसमाथि अहिलेसम्म कोही मानिस चढेको छैन, त्यसलाई फुकाएर यहाँ ल्याओ। कसैले, किन फुकाउँछौ,
भनेर तिमीहरूलाई सोध्यो भने प्रभुलाई यसको खाँचो छ भन्नु।
ती पठाइएकाहरू गए र उहाँले तिनीहरूलाई जस्तो भन्नुभएको थियो त्यस्तै भेटाए। तिनीहरूले बछेडो फुकाउन लाग्दा बछेडाका मालिकहरूले तिनीहरूलाई सोधे,
तिमीहरू यो बछेडो किन फुकाउँछौ?
तिनीहरूले भने,
प्रभुलाई यसको खाँचो छ।
चेलाहरूले त्यसलाई येशू कहाँ ल्याए र आफ्ना वस्त्रहरू बछेडा माथि राखेर येशूलाई त्यसमाथि बसाए। उहाँ जानुहुँदा मानिसहरूले आफ्ना वस्त्रहरू बाटोमा ओछ्याए। उहाँ जैतुन डाँडाको ओढालोमा आइपुग्नु हुँदा चेलाहरूको समस्त भिड आफैले देखेका सबै शक्तिशाली कामहरूका निम्ति रमाउँदै परमेश्वरको प्रशंसा गर्दै उच्च स्वरले कराउन लागे,
परम प्रभुको नाउँमा आउने राजा धन्य हुन्, स्वर्गमा शान्ति र परमधाममा महिमा।
अनि भिडका कुनै कुनै फरिसीहरूले उहाँलाई भने,
हे गुरु, तपाईँका चेलाहरूलाई हप्काउनुहोस्।
तर उहाँले भन्नुभयो,
म तिनीहरूलाई भन्दछु, यिनीहरू चुप लाग्यो भने ढुङ्गाहरू नै कराउने छन्।
तब येशु नजिकै आइपुग्नुभयो र सहरलाई देख्नुभयो। उहाँ त्यसको निम्ति रुनुभयो।
शान्ति कुन कुराले ल्याउँछ भनेर तैँले आज पनि जानेको भए हुने थियो, तर अब तेरो दृष्टिबाट त्यो लुकेको छ, किनकि तमाथि यस्ता दिन आउनेछन् जब तेरा शत्रुहरूले तेरो वरिपरि मोर्चा बाँधेर घेरा हाल्नेछन् र सबैतिरबाट तँलाई थुनी राख्नेछन्। तिनीहरूले तँलाई र तँभित्र बास गर्ने तेरा सन्तानलाई जमिनमा पछार्नेछन् र एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि छोडिने छैन, किनकि तैँले आफूमाथि भएको परमेश्वरको कृपा दृष्टिको समयलाई चिन्न सकिनस्।
तब उहाँ मन्दिरभित्र प्रवेश गर्नुभयो र बिक्री गर्नेहरूलाई निकाल्नुभयो र तिनीहरूलाई भन्नुभयो,
धर्मशास्त्रमा लेखिएको छ, मेरो घर प्रार्थनाको घर हुनेछ, तर तिमीहरूले त यसलाई डाकुहरूको अड्डा बनाएका छौ।
उहाँले दिनहुँ मन्दिरमा शिक्षा दिनुहुन्थ्यो, तर मुख्य पुजारीहरू, शास्त्रीहरू र जनताका प्रमुख मानिसहरूले उहाँलाई मार्न खोज्थे। तिनीहरूले उहाँलाई मार्ने कुनै उपाय भेटाउन सकेनन्, किनकि सबै मानिसहरू उहाँका कुरामा मुग्ध थिए।
लुका अध्याय 20।
एक दिन मन्दिरमा उहाँले मानिसहरूलाई शिक्षा दिइरहनु भएको थियो र तिनीहरूलाई सुसमाचार प्रचार गरिरहनु भएको थियो। धर्मगुरुहरूका साथमा मुख्य पुजारी र शास्त्रीहरू उहाँ कहाँ आए र उहाँलाई सोधे,
हामीलाई भन, कुन अधिकारले तिमी यी काम गर्दछौ, अथवा तिमीलाई यो अधिकार दिने को हो?
उहाँले तिनीहरूलाई जवाफ दिनुभयो,
म पनि तिमीहरूलाई एउटा कुरा सोध्छु, मलाई उत्तर देऊ, युहन्नाले दिएको बप्तिस्मा स्वर्गबाट थियो कि मानिसबाट?
तिनीहरू आपसमा बहस गर्न लागे,
स्वर्गबाट भनौ भने तिनीहरूले उनलाई किन विश्वास गरेनौ भनेर तिनीहरूले भन्नेछन्,
मानिसबाट भनौ भने सबै मानिसहरूले हामीलाई ढुङ्गाले हान्नेछन्, किनकि योहन्ना अगमवक्ता हुन् भन्ने तिनीहरूको पक्का विश्वास छ।
यसकारण तिनीहरूले जवाफ दिए,
हामी जान्दैनौ कहाँबाट आएको हो।
तब येशूले तिनीहरूलाई भन्नुभयो,
उसो भए म कुन अधिकारले काम गर्दछु, म पनि तिमीहरूलाई भन्दिन।
उहाँले मानिसहरूलाई यो दृष्टान्त भन्नुभयो,
एउटा मानिसले दाखबारी लगाए र मोहीहरूलाई दिएर धेरै दिनका निम्ति परदेश गए। फल पाकिसकेपछि दाखबारीबाट केही फल लिन दाखबारीका मालिकले आफ्नो एउटा नोकरलाई मोहीहरू कहाँ पठाए, तर मोहीहरूले त्यसलाई पिटेर रित्तै पठाइदिए। तिनले अझै अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्यसलाई पनि पिटी बेइज्जत गरेर रित्तै पठाइदिए। तिनले तेस्रालाई पनि पठाए, तर तिनीहरूले त्यसलाई पनि घाइते बनाएर निकालिदिए। अनि दाखबारीका मालिकले भने, अब म के गरौँ, म आफ्नो प्यारो छोरो पठाउनेछु, सायद उसलाई त तिनीहरूले आदर गर्लान्, तर मैहरूले उसलाई देखेर आपसमा कुरा गरे, त्यो त हकवाला हो, हामी यसलाई मारौँ र सम्पत्तिको हक हाम्रो हुनेछ। अनि तिनीहरूले उसलाई दाखबारीको बाहिर लगेर मारे। अब दाखबारीका मालिकले तिनीहरूलाई के गर्लान्, तिनी आएर ती मोहीहरूलाई मार्नेछन् र दाखबारी अरूहरूलाई दिनेछन्।
मानिसहरूले यो सुनेर भने,
यस्तो कहिले नहोस्।
तर उहाँले तिनीहरूलाई हेरेर भन्नुभयो,
यो लेखिएको के हो त, जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्यही चाहिँ कुनाको शिर ढुङ्गो बन्यो, त्यस ढुङ्गामाथि खस्ने हरेक चकना चुर हुनेछ, तर जसमाथि त्यो खस्छ त्यसले त्यसलाई धुलो पिठो पार्नेछ।
तब शास्त्रीहरू र मुख्य पुजारीहरूले त्यसै बेला उहाँलाई पक्रन खोजे। तिनीहरूलाई थाहा थियो कि यो दृष्टान्त तिनीहरूकै विरुद्धमा भनिएको थियो, तर तिनीहरू मानिसहरूसँग डराउँथे। तिनीहरू मौका हेर्न लागे र धर्मी भई टोपल्ने जासुसहरूलाई तिनीहरूले उहाँ कहाँ पठाए। येशूले भन्नुभएको कुरामा उहाँलाई फसाएर अधिकारीहरू र हाकिमका हातमा उहाँलाई सुम्पिदिने दाउमा तिनीहरू थिए। तिनीहरूले उहाँलाई सोधे,
गुरुज्यू, हामी जान्दछौँ तपाईँ ठिक बोल्नुहुन्छ र ठिक सिकाउनुहुन्छ र कसैको पक्षपात गर्नुहुन्न,
तर सत्यता साथ परमेश्वरको मार्ग सिकाउनुहुन्छ। हामीले कैसरलाई कर तिर्नु उचित छ कि छैन?
तर उहाँले तिनीहरूको कपट बुझेर तिनीहरूलाई भन्नुभयो,
मलाई एउटा सिक्का देखाओ, यसमा कसको चित्र र कसको नाउँ खोपिएको छ?
तिनीहरूले भने,
कैसरको।
उहाँले तिनीहरूलाई भन्नुभयो,
यसकारण जे कैसरका हुन् कैसरलाई दियो, र जे परमेश्वरका हुन् परमेश्वरलाई दियो।
मानिसहरूका सामुन्ने तिनीहरूले उहाँलाई कुरामा फसाउन सकेनन् र उहाँको जवाफमा तिनीहरू चकित भएर चुप रहे। त्यसपछि उहाँका केही सदुकीहरू आए। मृतकबाट पुनरुत्थान हुँदैन भन्ने तिनीहरूको धारणा थियो। तिनीहरूले उहाँलाई सोधे,
गुरुज्यू, मोसाले हामीलाई लेखिदिएका थिए कि कुनै मानिसको विवाहित दाजु निसन्तान मरे भने भाइ चाहिँले त्यसकी पत्नीलाई विवाह गरी दाजुको सन्तान खडा गरिदिनु पर्छ। सात भाइ थिए, जेठाले एउटी पत्नी ल्याएर निसन्तान मर्यो र माहिलाले र साहिलाले त्यसलाई विवाह गरे र त्यसै गरी ती सातैजना निसन्तान मरे, पछिबाट त्यो स्त्री पनि मरि। यसकारण मृतकबाट पुनरुत्थान हुँदा त्यो स्त्री तिनीहरूमध्ये कसकी पत्नी हुन्छ, किनकि त्यो सातैजनाकी पत्नी भएकी थिए।
येशूले तिनीहरूलाई भन्नुभयो,
यस युगका मानिसहरू विवाह गर्छन् र विवाह गरिदिन्छन्, तर त्यस युगसम्म पुग्न योग्य ठहरिनेहरूले र मृतबाट जीवित भई उठ्न योग्य हुनेहरूले न विवाह गर्छन् न विवाह गरिदिन्छन्, तिनीहरू फेरि मर्दैनन्, किनभने तिनीहरू स्वर्गदूतहरू समान हुन् र पुनरुत्थानका सन्तान भएका हुनाले परमेश्वरका सन्तान हुन्। तर मृतकहरू जीवित भई उठ्नेछन् भन्ने कुरा मोसाले पनि पोथ्राको विवरणमा परमप्रभुलाई अब्राहमका परमेश्वर, इसहाकका परमेश्वर र याकुबका परमेश्वर भनेर पुकार्दा देखाइदिए। उहाँ मृतकहरूका परमेश्वर हुनुहुन्न, तर जीवितहरूका परमेश्वर हुनुहुन्छ, किनकि सबै उहाँकै निम्ति जीवित छन्।
अनि शास्त्रीहरू मध्ये कुनै कुनैले भने,
गुरुज्यू, तपाईँले असलै भन्नुभयो।
त्यसपछि फेरि कसैले उहाँलाई कुनै प्रश्न सोध्ने आँट गरेन, तर उहाँले तिनीहरूलाई भन्नुभयो,
क्रिस दाउदका पुत्र हुन् भने तिनीहरू कसरी भन्दछन्? किनकि भजनको पुस्तकमा दाउद आफै भन्दछन्, परम प्रभुले मेरा प्रभुलाई भन्नुभयो, तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्याउँदिन। यसरी दाउदले उनलाई प्रभु भन्दछन् भने फेरि उनी कसरी दाउदका पुत्र भए? अनि सबै मानिसहरूले सुन्दै गर्दा उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, लामो पोसाक पहिरेर यताउति हिँड्ने र बजारमा अभिवादन खोज्ने र सभाघरहरूमा प्रमुख आसन र भोजमा आदरको स्थान रुचाउने सासिरहरूदेखि होसियार रह। तिनीहरूले विधुवाहरूका घर हडप गर्छन् र लामो देखावटी प्रार्थना गर्छन्, यिनीहरूले नै बढी दण्ड पाउनेछन्।
लुका अध्याय 21।
उहाँले हेर्नुहुँदा धनीहरूलाई आफ्नो आफ्नो भेटी मन्दिरको दान पात्रमा राखेका देख्नुभयो। उहाँले एउटी गरिब विधवालाई त्यहाँ दुई पैसा चढाएकी पनि देख्नुभयो। तब उहाँले भन्नुभयो,
साँच्चै म तिमीहरूलाई भन्दछु, यस गरिब विधवाले अरू सबैले भन्दा बढी चढाएकी छे, किनकि यिनीहरू सबैले आफ्ना प्रशस्तताबाट भेटी चढाएका छन्, तर यसले चाहिँ आफ्नो दरिद्रताबाट आफ्नो सारा जीविका नै दिए।
अब कोही कोहीले सुन्दर सुन्दर ढुङ्गाहरू र दानमा प्राप्त भएका सामग्रीहरू सुसज्जित पारिएका मन्दिरको विषयमा बात गर्न लागे। येशूले भन्नुभयो,
तिमीहरूले जे देखिरहेका छौ, यस्तो समय आउनेछ जब एउटा ढुङ्गा माथि अर्को ढुङ्गा रहने छैन, ती जम्मै भत्किनेछन्।
तिनीहरूले उहाँलाई सोधे, उहाँले भन्नुभयो,
गुरुज्यू, यो सब कहिले हुनेछन् र यो कुरा हुन लाग्दा के चिन्ह हुनेछ?
होसिया रह, तिमीहरूलाई कसैले नबहकाओस्, मेरो नाउँमा धेरैजना म उही नै हुँ र बेला नजिक आएको छ भनेर भन्छन्, तिनीहरूका पछि तिमीहरू नलाग। तिमीहरूले जब युद्धहरू र खैला बैलाका कुराहरू सुन्नेछौ तब भयभीत नहो, किनभने पहिले यी घटनाहरू हुनै पर्छ तर अन्त्य चाहिँ तुरुन्तै हुने छैन।
तब उहाँले तिनीहरूलाई भन्नुभयो,
राष्ट्र राष्ट्रका विरुद्धमा र राज्य राज्यको विरुद्धमा उठ्नेछ, भयङ्कर भूकम्पहरू हुनेछन्, विभिन्न ठाउँहरूमा अनि काल र महामारी हुनेछन्, भयङ्कर आतंक हुनेछन् अनि आकाशबाट ठुला ठुला चिन्हहरू हुनेछन्। तर यी सबै कुराहरू हुन अघि मानिसहरूले तिमीहरूलाई पक्रनेछन् र सताउनेछन् र तिमीहरूलाई सभाघरहरूमा सुम्पिदिनेछन् र झ्यालखानमा हालिदिनेछन्। तिमीहरूलाई मेरो नाउँको खातिर राजाहरू र हाकिमहरूका सामुन्ने पुर्याउनेछन्।
तर तिमीहरूका लागि यो एउटा गवाही दिने अवसर हुनेछ, यसकारण आफ्नो बचाउको निम्ति के भन्ने हो सो अघिबाटै सोच्ने छैनौ भने आफ्ना मनमा पक्का गर, किनभने म तिमीहरूलाई यस्तो बोल्ने मुख र बुद्धि दिनेछु कि तिमीहरूका विरोधीहरूले प्रत्युत्तर दिन सक्ने छैनन् अनि खण्डन गर्न पनि सक्ने छैनन्। तर तिमीहरूका आमा बाबु र दाजुभाइहरू, नातेदारहरू र मित्रहरूले पनि तिमीहरूलाई पक्राइदिनेछन् र तिमीहरू मध्ये कोही कोहीलाई तिनीहरूले मार्नेछन्। मेरो नाउँको खातिर तिमीहरूलाई सबै मानिसहरूले घृणा गर्नेछन्, तर तिमीहरूका शिरको एउटा केस पनि नष्ट हुने छैन। तिमीहरूको धैर्यद्वारा तिमीहरूले आफ्नो प्राण प्राप्त गर्नेछौ। तर जब यरुसलेमलाई सेनाहरूले घेरेका देख्छौ तब त्यसको विनाश नजिकै आइपुगेको छ भन्ने जान। तब यहुदियामा हुनेहरू पहाडहरूतिर भागुन्, सहरभित्र हुनेहरू बाहिर भागी जाउन् र बाहिर गाउँमा हुनेहरू सहरभित्र नपसुन्, किनभने लेखिएका कुराहरू सबै पुरा हुनलाई यी प्रतिशोधका दिन हुनेछन्। ती दिनमा गर्भवती र दूध खुवाउने स्त्रीहरूका निम्ति हाय, किनकि पृथ्वीमा ठूलो सङ्कष्ट आउनेछ र यस जातिमाथि क्रोध आइपर्नेछ। तिनीहरू तरवारले मारिनेछन् र राष्ट्रहरूमा कैदी बनाएर लगिनेछन् अनि अन्य जातिहरूको समय पुरा नभएसम्म तिनीहरूले यरुसलेमलाई खुट्टा मुनि कुल्चेर राख्नेछन्। सूर्य, चन्द्र र ताराहरूमा चिन्ह देखा पर्नेछन् र समुद्रको गर्जन र छालहरूले पृथ्वीका राष्ट्रहरू सङ्कष्टमा परि व्याकुल हुनेछन्। संसारमा हुन आउने घटनाहरूको आशंकाले मानिसहरू मूर्छा पर्नेछन्, किनकि आकाशका शक्तिहरू डगमगाउनेछन्। त्यसपछि मानिसको पुत्रलाई शक्ति र महामहिमासँग बादलमा आइरहेको तिनीहरूले देख्नेछन्। जब यी कुरा हुन थाल्छन् तब खडा हो र आफ्नो शिर माथि उठाओ, किनभने तिनीहरूको उद्धार नजिकै आइरहेछ।
उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो।
अञ्जीरको रुख र सबै रुखहरूलाई हेर, तिनले पालुवा फेरेको देखेर तिमीहरू आफै थाहा पाउँछौ कि ग्रीष्म ऋतु नजिकै छ। त्यसै गरी तिमीहरू पनि जब यी कुरा भइरहेका देख्छौ तब परमेश्वरको राज्य नजिकै छ भनी जान। साँच्चै म तिमीहरूलाई भन्दछु, यी सबै घटना पुरा नभएसम्म यो पुस्तक बिति जाने छैन। आकाश र पृथ्वी बिति जानेछन् तर मेरा वचन बित्ने छैनन्। तर तिमीहरू आफ्नो विषयमा होसियार रह, नत्र त भोग विलास, मतवालीपन र जीवनको फिक्रीले तिमीहरूको मन दबिएला र तिमीहरूमाथि एक्कासी त्यो दिन पासो झैँ आइपर्ला, किनकि यसरी नै सारा पृथ्वीमा बास गर्ने सबैमाथि यो आइपर्नेछ। तर आइपर्ने यी सबै कुराहरूबाट उम्कन र मानिसको पुत्रको सामुन्ने खडा हुन समर्थ हुनलाई सबै समय प्रार्थना गर्दै जागा रह।
येशूले दिउँसो मन्दिरमा शिक्षा दिनुहुन्थ्यो र राति चाहिँ निस्केर जैतुन भनिने डाँडामा रात बिताउनुहुन्थ्यो। उहाँको वचन सुन्नलाई सबै मानिसहरू बिहानै मन्दिरमा आउँथे।
लुका अध्याय 22।
अखमिरी रोटीको चाड नजिकै आइपुगेको थियो, यसलाई निस्तार चाड भनिन्छ। मुख्य पुजारीहरू र शास्त्रीहरूले उहाँलाई कसरी मारौ भनी मौका खोज्थे, तर मानिसहरूदेखि तिनीहरू डराउँथे। तब बाह्र मध्येको एकजना इस्करियोत भनिने यहुदाभित्र शैतान पस्यो। तिनीहरूका हातमा उहाँलाई कसरी पक्राइदिनु भनी मुख्य पुजारीहरू र कप्तानहरू कहाँ गएर त्यसले सल्लाह गर्यो। तिनीहरू खुसी भए र त्यसलाई रुपियाँ दिने कबोल गरे। त्यो सहमत भयो र भिड नभएको बेलामा उहाँलाई पक्राइदिने अवसर खोज्न लाग्यो। अखमिरी रोटीको चाडको दिन आयो, जुन दिन निस्तार चाडको थुमा बलि चढाउनु पर्थ्यो। उहाँले पत्रुस र यहुनालाई यसो भनेर पठाउनु भयो,
गएर हाम्रा निम्ति निस्ता चाडको भोज तयार गर।
तिनीहरूले उहाँलाई भने,
हामी यो भोज कहाँ तयार गरौं?
उहाँले तिनीहरूलाई भन्नुभयो,
तिमीहरू सहरमा पसेपछि गाग्रोमा पानी बोक्ने एउटा मानिसले तिमीहरूलाई भेट्नेछ। त्यो जुन घरमा पस्छ त्यहाँसम्म त्यसको पछि लाग र तिमीहरूले त्यस घरका मालिकलाई भन, गुरुले तपाईँलाई सोध्नुहुन्छ, मैले आफ्ना चेलाहरूसँग निस्तार चाडको भोज खाने अतिथि कोठा कहाँ छ? उनले तिमीहरूलाई माथिल्लो तलामा सजी सजाउ भएको ठुलो कोठा देखाउनेछन् र त्यही तयार गर।
तिनीहरू गए र उहाँले भन्नुभए चाहिँ भेटाए र तिनीहरूले निस्तार चाडको तयारी गरे। अनि जब बेला भयो तब उहाँ प्रेरितहरूसँग भोजन गर्न बस्नुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो,
मैले दुःख भोग्न अघि नै यो निस्तार चाडको भोजन तिमीहरूसँग खाने ठुलो इच्छा गरेको थिएँ, किनकि म तिमीहरूलाई भन्दछु परमेश्वरको राज्यमा यो पूरा नहुन्जेल म यो भोज फेरि खाने छैन।
तब कचौरा लिएर धन्यवाद चढाउनु भएपछि उहाँले भन्नुभयो,
यो ल्याऊ र तिमीहरू आपसमा बाँड, किनकि म तिमीहरूलाई भन्दछु परमेश्वरको राज्य नआउन्जेल अब प्रान्त अङ्गुरको रस म पिउने छैन।
अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनु भएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो,
तिमीहरूका निम्ति दिएको यो मेरो शरीर हो, मेरो सम्झनामा यो गर्ने गर।
यसै गरी खाइसक्नु भएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो,
यो कचौरा तिमीहरूका निम्ति बहाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो, तर हेर मलाई पक्राउनेको हात मैसँग टेबिलमा छ, किनकि मानिसको पुत्र त ठहराइए अनुसार जानै पर्छ, तर धिक्कार त्यस मानिसलाई जसले उसलाई धोका दिन्छ।
यस्तो काम गर्ने तिनीहरूमध्ये को होला भने तिनीहरू आपसमा बहस गर्न लागे। अब तिनीहरूमध्ये सबैभन्दा प्रमुख को गरिने हो भने चेलाहरूका बीचमा वाद विवाद हुन लाग्यो। उहाँले तिनीहरूलाई भन्नुभयो,
अन्य जातिका राजाहरूले तिनीहरूमाथि प्रभुत्व गर्छन् र तिनीहरूमाथि अधिकार चलाउनेहरू उपकारी भनिन्छन्, तर तिमीहरू चाहिँ यस्तो नहो। तिमीहरूमध्ये जो ठुलो छ त्यो सानो बनोस् र अगुवा हुनेले चाहिँ सेवा गरोस्, किनभने ठुलो को हो, भोजन खान बस्ने कि सेवा गर्ने? के भोजन खान बस्ने होइन, तर म तिमीहरूका बीचमा एकजना सेवा गर्ने जस्तै छु। तिमीहरू चाहिँ मेरो परीक्षामा मलाई साथ दिनेहरू हौ। जसरी मेरा पिताले मलाई एउटा राज्य दिनुभयो, म पनि तिमीहरूलाई दिन्छु, ताकि मेरो राज्यमा तिमीहरू मेरो टेबुलमा खाने र पिउने छौ र इसरायलका बाह्रै कुलको न्याय गरेर सिंहासनहरूमा बस्ने छौ। सिमोन सिमोन, हेर सैतानले तिमीलाई गहुँ जस्तै निफन्ने अनुमति मागेको छ, तर मैले तिम्रो विश्वास न डगमगाओस् भनेर तिम्रो निम्ति प्रार्थना गरेँ, र फेरि तिमी म तर्फ फर्केपछि तिम्रा भाइहरूलाई स्थिर गराऊ।
अनि पत्रुसले उहाँलाई भने,
हे प्रभु, म तपाईँसँग झ्यालखानमा र मृत्युसम्मै जान तयार छु।
अनि उहाँले भन्नुभयो,
पत्रुस, म तिमीलाई भन्दछु तिमीले मलाई चिन्दिन भनेर तीन पल्ट अस्वीकार नगरुन्जेल आज भाले बाँच्ने छैन।
यीशुले तिनीहरूलाई भन्नुभयो,
जब मैले तिमीहरूलाई थैलो र झोली र जुत्ता बिना पठाएको थिएँ, के तिमीहरूलाई कुनै कुराको अभाव भयो?
तिनीहरूले भने,
भएन।
उहाँले भन्नुभयो,
तर अब जसको थैलो छ त्यसले त्यो बोकोस्, त्यसै गरी झोला पनि बोकोस्, र जससँग तरवार छैन त्यसले आफ्नो वस्त्र बेचेर एउटा तरवार किनोस्। म तिमीहरूलाई भन्दछु उहाँ अपराधीहरूसँग गनिनु भयो भनी लेखिएको कुरा ममा पुरा हुनै पर्छ, हो मेरो बारेमा लेखिएको कुरा पुरा भइ नै रहेछ।
तब चेलाहरूले भने,
हे प्रभु, हेर्नुहोस्, यहाँ दुईवटा तरवार छन्।
उहाँले भन्नुभयो,
त्यति भए पुग्छ।
बाहिर निस्केर सदाझै उहाँ जैतुन डाँडामा जानुभयो र उहाँका चेलाहरू पनि पछि पछि लागे। त्यस ठाउँमा पुगेपछि उहाँले तिनीहरूलाई भन्नुभयो,
तिमीहरू प्रार्थना गरिरहो र परीक्षामा नपर।
उहाँ तिनीहरूबाट प्राय 30 मिटर पर गएर घुँडा टेकी प्रार्थना गर्नुभयो,
हे पिता, तपाईँको इच्छा भए यो कचौरा मबाट हटाइदिनुहोस्, तर मेरो इच्छा होइन तपाईँकै इच्छा पूरा होस्।
तब स्वर्गबाट एउटा दूत उहाँलाई बल दिन उहाँका देखा परे। अत्यन्त संकष्टमा परेर आग्रहपूर्वक उहाँ प्रार्थना गर्न लाग्नुभयो
र उहाँको पसिना रगतका ठुला ठुला थोप्ला जस्तै जमिनमा खसिरहेका थिए।
प्रार्थनाबाट उठेर चेलाहरू कहाँ आउनुहुँदा उहाँले तिनीहरूलाई शोकले गर्दा निदाइरहेका भेटाउनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो,
तिमीहरू किन निदाइरहेका छौ? उठ र परीक्षामा नपर्नलाई प्रार्थना गर।
उहाँ बोल्दा बोल्दै एउटा भीड त्यहाँ आइपुग्यो। 12 चेला मध्ये एकजना यहुदा भन्ने चाहिँ तिनीहरूका अघि अघि आयो। येशूलाई चुम्बन गर्नलाई त्यो उहाँको नजिकै गयो, तर येशूले त्यसलाई भन्नुभयो,
यहुदा, के तिमी मानिसको पुत्रलाई चुम्बनद्वारा विश्वासघात गर्न चाहन्छौ?
तब उहाँको छेउछाउमा भएकाहरूले के हुने हो सो देखेर उहाँलाई भने,
प्रभु, के हामी तरवार चलाऊ?
तिनीहरू मध्ये एकजनाले प्रधान पूजाहारीको नोकरलाई हान्यो र त्यसको दाहिने कान च्वाट्टै काटिदियो।
तर येशूले भन्नुभयो,
भयो, अब रहन देऊ।
अनि त्यस मान्छेको कान छोएर उहाँले त्यसलाई निको पारिदिनु भयो। अनि उहाँको विरुद्धमा आएका मुख्य पुजारीहरू, मन्दिरका कप्तानहरू र धर्मगुरुहरूलाई उहाँले भन्नुभयो,
के तपाईँहरू डाकुको विरुद्धमा आए जस्तै तरवार र लाठहरू लिएर आउनुभयो? म दिनहुँ मन्दिरमा तपाईँहरूका साथमा हुँदा तपाईँहरूले मेरो विरुद्धमा हात उठाउनु भएन, तर अब तपाईँहरूको समय हो र अन्धकारको शक्ति यही हो।
तिनीहरूले येशूलाई पक्रेर लगे र उहाँलाई प्रधान पूजाहारीको घरमा ल्याए, तर पत्रुस टाढेबाट उहाँको पछि पछि लागे।
त्यहाँ आँगनको बीचमा आगो बालेर मानिसहरू जम्मा भएर बसिरहेका थिए। पत्रुस भने तिनीहरूसँगै बसे। एउटी नौकरनीले आगोको उज्यालोमा तिनलाई बसिरहेका देखेर निहालेर हेरी र भनी,
यी मानिस पनि तिनीसँगै थिए।
तर पत्रुसले यसो भनेर इन्कार गरे,
ए नारी, म उहाँलाई चिन्दिन।
केही बेर पछि अर्कोले तिनलाई देखेर भन्यो,
तिमी पनि तिमीहरू मध्येकै हो।
तर पत्रुसले जवाफ दिए,
ए मानिस, म होइन।
प्राय एक घण्टा बितेपछि अर्को एकजनाले जोड दिएर यसो भन्यो,
निश्चय नै यी मानिस तिनीसँगै थिए, किनकि यिनी पनि गालिली नै रहेछन्।
तर पत्रुसले भने,
ए मानिस, तिमी के भनिरहेछौ, म जान्दिन।
तिनी बोल्दा बोल्दै भाले बास्यो अनि प्रभुले फर्केर पत्रुसलाई हेर्नु भयो।
आज भाले बास्न अघि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ
भनी भन्नुभएको प्रभुको वचन पत्रुसलाई याद भयो र तिनी बाहिर निस्केर धुरु धुरु रोए। तब येशूलाई पक्रने मानिसहरूले उहाँलाई गिल्ला गरे र पिटे। उहाँका आँखा छोपिदिएर उहाँलाई सोधे, तिनीहरूले उहाँको विरुद्धमा अरू धेरै तिरस्कारपूर्ण कुरा भने। उज्यालो हुने बित्तिकै भेला भएका जनताका धर्मगुरुहरू, मुख्य पुजारीहरू र शास्त्रीहरू दुवैले उहाँलाई आफ्नो महासभामा लगे र भने, उहाँले तिनीहरूलाई भन्नुभयो,
मैले बताए भने पनि तपाईँहरू पत्याउनुहुन्न, मैले प्रश्न गरे भने पनि तपाईँहरू जवाफ दिनुहुन्न, तर अब मानिसको पुत्र परमेश्वरका शक्तिको दाहिनेपट्टि बस्नेछ।
तब तिनीहरू सबैले भने,
त्यसो भए के त परमेश्वरको पुत्र होस्?
उहाँले तिनीहरूलाई उत्तर दिनुभयो,
तपाईँहरू नै भन्नुहुन्छ, म उही हुँ।
तिनीहरूले भने,
हामीलाई अब अरू के साक्षीको आवश्यकता छ र, किनकि हामीले त्यसकै मुखबाट सुनिहाल्यौँ।
लुका अध्याय 23।
सबै सभासदहरू उठे र उहाँलाई पिलातस कहाँ ल्याए। तिनीहरूले उहाँमाथि यसो भन्ने दोष लगाउन लागे,
यस मानिसले हाम्रो राष्ट्रलाई बहकाउन लागेको हामीले भेट्यायौँ, यसले कैसरलाई कर तिर्नदेखि हामीलाई रोक्छ, आफैलाई चाहिँ म ख्रिस्ट एक राजा हुँ भनी भन्छ।
पिलातसले उहाँलाई सोधे,
के तिमी यहुदीहरूका राजा हौ?
येशूले जवाफ दिनुभयो,
तपाईँ नै त्यसो भन्नुहुन्छ।
तब पिलातसले मुख्य पुजारीहरू र भिडहरूलाई भने,
म यी मानिसमा केही दोष भेटाउँदिन।
तर तिनीहरूले बडो जोड दिएर भने,
यसले सारा यहुदिया र गालिलदेखि यस ठाउँसम्म शिक्षा दिएर मानिसहरूलाई भड्काउँदैछ।
त पिलातसले यो सुनेर यो मानिस गालिलको हो कि भनेर सोधे, अनि उहाँ हेरोदको इलाकाका मानिस रहेछन् भने थाहा पाएर पिलातसले उहाँलाई हेरोद कहाँ पठाइदिए। ती दिनमा हेरोद आफै पनि यरुसलेममा थिए। अब येशूलाई देखेर हेरोद अत्यन्त खुसी भए, किनकि तिनले उहाँको विषयमा सुनेका हुनाले धेरै दिनदेखि उहाँलाई हेर्ने इच्छा गरेका थिए र उहाँले केही आश्चर्य काम गर्नुभएको हेर्ने आशा गर्थे। तिनले उहाँलाई धेरै प्रश्न गरे, तर उहाँले तिनलाई केही जवाफ दिनु भएन। मुख्य पुजाहारीहरू र शास्त्रीहरू चाहिँ खडा भएर उहाँलाई जोड तोड साथ दोष लाउन लागे। हेरोदले आफ्ना सिपाहीहरूसँग मिली उहाँलाई तिरस्कारपूर्ण व्यवहार गरे र उहाँको गिल्ला गरे। त्यसपछि उहाँलाई रवाफ फिलोज पोसाक पहिराएर पिलातस कहाँ फर्काइ पठाइदिए। त्यही दिन पिलातस र हेरोद दुवै आपसमा मित्र भए, किनकि अघि तिनीहरूका बीचमा वैरभाव थियो। तब पिलातसले मुख्य पुजारीहरू, शासकहरू र जनताले जम्मा गरे। उनले तिनीहरूलाई भने,
तिमीहरूले मानिसहरू भड्काउने भनी यिनलाई मेरो सामुन्ने ल्यायो, तिमीहरूकै सामुन्ने केरकार गर्दा तिमीहरूले यिनमाथि लाएका अभियोगको दोषी भेटाइन, हेरोदले पनि दोषी भेटाएनन्, किनभने तिनले यिनलाई हामी कहाँ नै फर्काइदिए। अब हेर, यिनले मृत्युदण्ड पाउने योग्यको कुनै काम गरेका छैनन्, यसकारण म यिनलाई सजाय गरेर छोडिदिनेछु।
चाडको उपलक्ष्यमा तिनीहरूका निम्ति पिलातसले एउटा कैदी छोडिदिनु पर्थ्यो। तिनीहरू सबै एकसाथ यसो भनेर कराए,
यसलाई हटाउनुहोस् र हाम्रा निम्ति बारब्बालाई छोडिदिनुहोस्।
बारब्बा चाहिँ सहरमा भएको कुनै विद्रोह र हत्याको अभियोगमा कारागारमा थुनिएको थियो। येशूलाई छोडिदिने इच्छा गरेर पिलातसले फेरि तिनीहरूलाई सम्झाए, तर तिनीहरू येशू भन्दै चिच्याइरहे,
क्रुसमा टाङ्नुहोस्, त्यसलाई क्रुसमा टाङ्नुहोस्।
अनि तिनले तेस्रो पल्ट तिनीहरूलाई भने,
किन यी मानिसले के खराबी गरेका छन् र, मैले त यिनलाई मृत्युदण्ड दिने कुनै कारण भेटाइन, यसकारण म यिनलाई सजाय गरेर छोडिदिनेछु।
तर तिनीहरूले ठुलो स्वरले कराउँदै उहाँलाई क्रुसमा टाङ्नै पर्छ भने माग गर्न लागे। तिनीहरूको चित्कार सफल भयो अनि पिलातसले तिनीहरूको माग पुरा गरिदिने फैसला सुनाए। तिनले त्यस मानिसलाई छोडिदिए जो विद्रोह र हत्याको अभियोगमा कारागारमा परेको थियो।
त्यसैलाई छोडिदिनुहोस् भनेर तिनीहरूले माग गरेका थिए। तर येशूलाई चाहे तिनले तिनीहरूको इच्छामा सुम्पिदिए। तिनीहरूले उहाँलाई त्यहाँबाट लैजाँदा गाउँबाट आइरहेको सिमोन नाउँको कुरेनी निवासीलाई समाते र क्रुस बोकेर उहाँको पछि पछि जान लगाए। मानिसहरूको ठुलो धुइरो उहाँको पछि लाग्यो। त्यसमा स्त्रीहरू पनि थिए जो विलाप गर्दै र रुँदै थिए। तर तिनीहरूतिर फर्केर येशूले भन्नुभयो,
येरुसलेमका छोरी हो, मेरो निम्ति नरो, तर तिमीहरू आफ्नै निम्ति र आफ्ना छोरा छोरीका निम्ति रो, किनभने ती दिन आइरहेका छन् जब मानिसहरूले भन्नेछन्, धन्य बाजीहरू र गर्भधारण नगर्ने कुखहरू र दुध नखुवाउने स्त्रीहरू, तब तिनीहरूले पहाडहरूलाई हामी माथि खस र डाँडाहरूलाई हामीलाई छोप भन्न लाग्नेछन्, किनकि तिनीहरूले रुख हरियो हुँदा यी काम गर्छन् भने सुक्खा हुँदा के गर्लान्।
अब तिनीहरूले दुई अपराधीहरूलाई उहाँसँगै मृत्युदण्ड दिनलाई लगे। जब तिनीहरू खप्परे भन्ने ठाउँमा आए तब उहाँ तिनीहरूले उहाँलाई क्रुसमा टाँगे र ती अपराधीहरूमध्ये एउटालाई दाहिनेपट्टि र अर्कालाई देब्रेपट्टि क्रुसमा टाँगे।
अनि येशूले भन्नुभयो,
हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस् किनकि यिनीहरू के गर्दैछन् सो जान्दैनन्।
अनि तिनीहरूले उहाँको वस्त्र भाग गरेर चित्त हाले। मानिसहरू उभिएर हेरिरहेका थिए। शासकहरूले उहाँको ठट्टा गर्दै भने,
यसले अरूलाई बचायो, यो परमेश्वरका ख्रीष्ट तथा उहाँका चुनिएका जन हो भने यसले आफैलाई बचाओस्।
सिपाहीहरूले पनि आएर उहाँलाई सिरका दिँदै येशू भनेर गिल्ला गरे।
युदीहरूका राजा होस् भने आफूलाई बचा,
यो युदीहरूको राजा हो भने दोष पत्र पनि उहाँको मास्तिर दियो। क्रुसमा टाँगेका अपराधीहरू मध्ये एकजना अपराधीले उहाँको अपमान गर्दै भन्यो,
के तिमी ख्रीष्ट होइनौ, तिमी आफैलाई र हामीलाई बचाऊ।
तर त्यसलाई हकारेर अर्कोले जवाफ दियो,
त पनि त्यही दण्डमा परेको छस्, तापनि परमेश्वरको डर मान्दैनस्, हाम्रो दण्ड त न्यायचित छ किनकि हामीले त आफ्नो कामको उचित फल भोगिरहेका छौँ, तर यी मानिसले त केही अनुचित काम गरेका छैनन्।
तब त्यसले भन्यो,
येशू, तपाईँ आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्।
उहाँले त्यसलाई भन्नुभयो,
साँच्चै म तिमीलाई भन्दछु, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ।
प्राय दिउँसोको 12 बजेको थियो र 3 बजेसम्म समस्त देशलाई अन्धकारले ढाक्यो। सूर्यको तेजै कम भयो र मन्दिरको पर्दा माझमा च्यातिएर 2 भाग भयो। उच्च स्वरले कराएर येशूले भन्नुभयो,
हे पिता, म मेरो आत्मा तपाईँको हातमा सुम्पन्छु।
यति भनेर उहाँले आफ्नो प्राण त्यागिदिनु भयो। यो सब घटना देखेर कप्तानले येशू भन्दै परमेश्वरको महिमा गरे।
निश्चय नै यिनी धार्मिक मानिस थिए।
यो दृश्य हेर्न जम्मा भएका सबै मानिसहरूले यी सब देखे र आआफ्ना छाती पिट्दै घर फर्के। तर उहाँका चिनाजानीहरू र गालिलबाट उहाँको पछि पछि आउने स्त्रीहरू टाढा उभिएर यी घटनाहरू हेरिरहे। योसेफ नाउँ भएका एकजना असल र धार्मिक मानिस थिए। उनी महासभाका सदस्य पनि थिए। उनले तिनीहरूका सल्लाह र कार्यमा सम्मति दिएका थिएनन्। उनी यहुदीहरूका अरिमाथिया सहरका मानिस थिए। उनी परमेश्वरका राज्यको बाटो हेर्दै थिए। उनले पिलातस कहाँ गएर येशूको लास मागे। उहाँको लास तल झारेर मलमलको कपडामा लपेटे र चट्टानमा कपेर बनाएको एउटा चिहानमा राखे जहाँ कहिले कोही राखिएको थिएन। त्यो तयारीको दिन थियो अनि सवाद सुरु हुनै लागेको थियो। गालिलबाट उहाँको साथमा आउने स्त्रीहरू पछि पछि गए र त्यो चिहान हेरे र उहाँको लास कसरी राखियो सो देखे। तब फर्केर तिनीहरूले सुगन्धित द्रव्य र अत्रहरू तयार गरे अनि व्यवस्थाको आज्ञा अनुसार सवातमा तिनीहरूले विश्राम गरे।
लुका 24।
हप्ताको पहिलो दिन बिहान सखारे ती स्त्रीहरूले तयार गरेका सुगन्धित द्रव्य लिएर तिनीहरू चिहानमा आए। तिनीहरूले ढुङ्गा चिहानबाट हटाइएको भेटाए तर भित्र पस्दा तिनीहरूले प्रभु येशूको शरीर पाएनन्। जब तिनीहरू यस विषयमा अलमल्ल परिरहेका थिए तब चकिलो पोसाक पहिरिएका 2 पुरुषहरू तिनीहरूका छेउमा खडा भए। तिनीहरू भयभीत भए अनि जमिनतिर शिर झुकाए। तर ती 2 पुरुषले भने,
तिमीहरू जीवित व्यक्तिलाई मृतकहरूका बीचमा किन खोज्छौ? उहाँ यहाँ हुनुहुन्न तर जीवित भई उठ्नु भएको छ। गालिलमा हुनुहुँदा उहाँले तिमीहरूलाई के भन्नुभएको थियो त्यो याद गर। कि मानिसको पुत्र पापी मानिसहरूका हातमा सुम्पिनु र क्रुसमा टाँगिनु र तेस्रो दिनमा जीवित भई उठ्नु आवश्यक छ।
तिनीहरूले उहाँका वचन सम्झे अनि चिहानबाट फर्केर तिनीहरूले यी सबै कुरा 11 चेलाहरू र अरू सबैलाई बताए। ती स्त्रीहरू चाहे मरियम मग्दलिनी, योअन्ना र याकुबकी आमा मरियम थिए। तिनीहरूसँग रहेका अरू स्त्रीहरूले पनि यी कुरा प्रेरितहरूलाई भने, तर तिनीहरूले यी कुरा वायात हुन् भन् ठाने र तिनीहरूले विश्वास गरेनन्। तर पत्रुस उठेर चिहानमा दौडेर गए र निहुरेर हेर्दा सुती कपडाका पट्टीहरू मात्र देखे। त्यो घटना देखेर अचम्म मानि उनी गइहाले। त्यही दिन उहाँका चेलाहरूमध्ये दुईजना यरुसलेमबाट प्राय 11 किलोमिटर टाढाको इमाउस नाउँको एउटा गाउँतिर गइरहेका थिए। घटेका सबै घटनाहरूबारे तिनीहरू आपसमा बातचित गर्दै थिए। तिनीहरू आपसमा बातचित गर्दै र बहस गरिरहेको बेला यसु आफै नजिक आएर तिनीहरूका साथ लाग्नुभयो। तर तिनीहरूका आँखा उहाँलाई चिन्न नसक्ने तुल्याइएका थिए। उहाँले तिनीहरूलाई सोध्नुभयो,
तिमीहरू हिँड्दै आपसमा के बहस गरिरहेका छौ?
तिनीहरू उदास भएर टक्क अडिए। ती दुई मध्ये क्लेओपासले उहाँलाई जवाफ दिए,
यरुसलेम घुमफिर गरी आउने भएर पनि हिजो आज त्यहाँ के घटिरहेछ तपाईँलाई थाहा छैन?
उहाँले तिनीहरूलाई सोध्नुभयो,
कुन कुरा?
तिनीहरूले जवाफ दिए,
यसु नासरीको बारेमा। उहाँ एकजना अगमवक्ता हुनुहुन्थ्यो र परमेश्वर र सबै मानिसहरूका सामुन्ने काम र वचनमा शक्तिशाली हुनुहुन्थ्यो। तर मुख्य पुजारीहरू र हाम्रा शासकहरूले उहाँलाई मृत्युदण्डको निम्ति सुम्पिदिए र उहाँलाई क्रुसमा टाँगे। इसरायलको उद्धार गर्ने उहाँ नै हुनुहुन्छ भन्ने हामीले चाहिँ आशा गरेका थियौँ। यी सब कुरा छोडेर यो घटना घटेको आज तेस्रो दिन हो। यसबाहेक हाम्रो दलका कोही कोही स्त्रीहरूले हामीलाई चकित बनाएका छन्। तिनीहरू आज बिहान सखारै चिहानमा गए र येशूको शरीर भेटाएनन्। तिनीहरूले आएर हामीहरूलाई सुनाए, हामीले स्वर्गदूतहरूलाई देख्यौँ जसले येशू जीवित हुनुहुन्छ भने। हामीहरू मध्येका कोही कोही चिहानमा गए र ती स्त्रीहरूले जे भनेका थिए त्यस्तै भेटाए, तर उहाँलाई चाहिँ देखेनन्।
उहाँले तिनीहरूलाई भन्नुभयो,
यी अबुझ मानिस हो, तिमीहरूका हृदय यति सुस्त भएको छ कि अगमवक्ताहरूले भनेका कुराहरू विश्वास गर्दैनौ। के ख्रिस्टले यी कष्टहरू भोग्नु र आफ्नो महिमामा प्रवेश गर्नु आवश्यक थिएन र?
तब मोसा र सबै अगमवक्ताहरूबाट सुरु गरेर उहाँले धर्मशास्त्रमा आफ्नो विषयमा लेखिएका कुराहरूको अर्थ तिनीहरूलाई खोलिदिनुभयो। तिनीहरू जुन गाउँमा गइरहेका थिए त्यसको नजिकै पुगे। उहाँ अझै पर जान चाहने जस्तो गर्नुभयो, तर तिनीहरूले उहाँलाई यसो भनेर कर लाए,
हामीसँगै बस्नुहोस् किनकि साँझ पर्न लाग्यो र दिन धेरै ढल्किसकेको छ।
अनि उहाँ तिनीहरूसँग बस्नलाई घरभित्र पस्नुभयो। जब येशु तिनीहरूसँग खान बस्नुभयो, उहाँले रोटी लिएर आशीर्वाद दिनुभयो र भाँचेर तिनीहरूलाई दिन लाग्नुभयो। तब तिनीहरूका आँखा खुले र तिनीहरूले उहाँलाई चिने अनि उहाँ चाहिँ तिनीहरूका दृष्टिबाट अल्पिनुभयो। तिनीहरूले आपसमा भने,
उहाँ हामीसँग बाटोमा बातचित गर्नुहुँदा र हामीलाई धर्मशास्त्रको अर्थ खोलिदिनुहुँदा के हाम्रो हृदय प्रज्वलित भएको थिएन र?
तिनीहरू त्यति नै बेला उठेर यरुसलेममा फर्के र 11 चेला र तिनीहरूसँग जमा भएकाहरूलाई भेटे र तिनीहरूलाई यसो भने,
प्रभु साँच्चै नै जीवित भई उठ्नु भएछ र सिमोन कहाँ देखा पर्नु भएको हो रहेछ।
तिनीहरूले बाटोमा भएका कुराहरू र रोटी भाँच्दाखेरि कसरी तिनीहरूले उहाँलाई चिने सो बताइदिए। तिनीहरूले यी कुरा गर्दा गर्दै येशु तिनीहरूका बीचमा खडा हुनुभयो र भन्नुभयो,
तिमीहरूलाई शान्ति होस्।
तिनीहरू तर्से र डरले आतिए र हामीले त प्रेत देखिरहेछौ भन्ने सम्झे।
तर उहाँले तिनीहरूलाई भन्नुभयो,
तिमीहरू किन विचलित हुन्छौ र तिमीहरूका हृदयमा किन शङ्का उत्पन्न हुन्छ? मेरा हात र मेरा पाउ हेर, म नै हुँ, मलाई छोएर हेर। किनकि प्रेतको मासु र हाड हुँदैन, तर तिमीहरू देख्छौ मेरा त छन्।
यसो भन्नुभएपछि उहाँले तिनीहरूलाई आफ्ना हात र पाउ देखाउनुभयो। तर खुसीले पत्यार गर्न नसके तिनीहरू छक्क पर्दा उहाँले तिनीहरूलाई भन्नुभयो,
के तिमीहरूसित यहाँ केही खानेकुरो छ?
तिनीहरूले पकाएको माछाको एक टुक्रा उहाँलाई दिए अनि उहाँले त्यो लिएर तिनीहरूकै सामुने खानुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो,
तिमीहरूसँग हुँदा मैले बोलेका वचनहरू यिनै हुन्, अर्थात् मोसाको व्यवस्था, अगमवक्ता र भजनका पुस्तकमा मेरो विषयमा लेखेका सबै कुरा पुरा हुनै पर्छ।
तब धर्मशास्त्र बुझ्नलाई उहाँले तिनीहरूको समझ खोलिदिनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो,
यसो लेखिएको छ कि क्रिस्टले दुःख भोग्नु र तेस्रो दिनमा मृतकबाट जीवित हुनुपर्छ। अनि यरुसलेमबाट सुरु गरेर सबै जातिहरूलाई उहाँको नाउँमा पश्चाताप र पाप क्षमाको प्रचार हुनुपर्छ। तिमीहरू यिनै कुराका साक्षी हौ। हेर, म मेरा पिताको प्रतिज्ञा तिमीहरू कहाँ पठाउँछु, तर माथिबाट शक्ति प्राप्त नगरुन्जेल तिमीहरू यही सहरमा बसिरह।
त्यसपछि उहाँले तिनीहरूलाई बेथानियासम्म लैजानुभयो र आफ्नो हात उचालेर तिनीहरूलाई आशीर्वाद दिनुभयो। उहाँले तिनीहरूलाई आशीर्वाद दिनुहुँदै गर्दा उहाँ तिनीहरूबाट छुट्टिनुभयो र स्वर्गमा लगिनुभयो। तिनीहरूले उहाँको उपासना गरे र बडो आनन्द साथ यरुसलेम फर्के, अनि तिनीहरू परमेश्वरको प्रशंसा गर्दै मन्दिरमा निरन्तर रहन लागे।